نحمده و نصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تسر وتمم بالخير دورہ قرآن 2021 DQ 21 آج ہم اس میں سے پارہ نمبر 27 کریں گے قال فما خطبكم کیا ہے تمہاری مہم حضرت ابراہیم علیہ السلام کے پاس آئے ہوئے فرشتے اور ان کی کچھ باتیں اور پھر قوم لوط کے ساتھ کچھ معاملے سے یہ پارہ شروع ہوتا ہے آپ دیکھتے ہیں کہ پاروں کے اندر آپ کو ہر پارے کے شروع سے ہی ایک فیلنگز دے دی جاتی ہیں کہ آج کچھ اسپیشل ہے تو حقیقت ہے کہ آج کا پارہ بھی آپ کو مجھے ایک بڑی اہم مہم کی طرف لے کے جانے والا ہے کہ قرآن پاک کے پورا ہونے سے پہلے پہلے ہم دیکھ لیں کہ ہم کہاں کھڑے ہیں تو آج کے پارے میں ہدایت کے طالبین کو کیا پیغام ہے کہ چند دن رہ گئے ہیں اگر تم صرف یہ سوچ کر سن رہے ہو کہ تم نے بس اتنا ہی سننا تھا تو پھر ایک بار پھر سوچ لو کہ اللہ تعالیٰ کی نعمتیں تو سارا سال کھاتے ہیں جسمانی رزق کے طور پہ ہماری طلب ہے روزے کی حالت میں چند گھنٹے ہی نہ کھایا ہو تو کمزوری ہونے لگتی ہے تو کہیں ایسا نہ ہو کہ رمضان میں اتنا قرآن سننے کے بعد جو تمہاری ایمانی صحت اچھی ہوئی تمہاری روح نے خوبصورتی کا ایک مزہ چکھا تو پھر کہیں تم اس کو اگلے سال پہ نہ ڈال دو ہمارے کلچر میں کچھ لوگ رمضان میں اسپیشل چھٹیاں لیتے ہیں اپنے کاموں سے فارغ ہوتے ہیں بہت اچھی بات ہے کیونکہ یہ مہینہ عام مہینوں سے مختلف ہے یہ روح کو فیڈ کرنے کا مہینہ ہے لیکن یاد رکھیے کہ قرآن کی ضرورت ہمیں صرف رمضان میں ہی نہیں ہے ہمیں انرجی چاہیے ہوتی ہے نمازیں پڑھنے کے لیے اور اچھے کام کرنے کے لیے تو اللہ کرے کہ یہ سلسلہ جو ہماری زندگی میں اب شروع ہوا ہے تو یہ سارا سال بھی چلتا رہے اور خاص طور پہ پھر ہم جس حقیقت تک پہنچ چکے ہیں کہ ہمیں اس کتاب کی ضرورت ہے ہم واقعی اس کے لیے اپنے آپ کو فارغ کر سکیں چلتے ہیں آج کے پارے پہ جو چیز آپ کے میرے سامنے ہے ایک سمندر ہے جس کو عبور کرنا ہے میرے لیے بہت دعا کیا کریں یہ آخری پارے اور خاص طور پہ پھر اس میں سورت الحدید میری فیوریٹ صورتیں کبھی بعد میں بھی پڑھیں گے تو یاد کیا کریے گا کہ مجھے یہ صورتیں بہت پسند تھی اور میرے جیسے ایسے سینکڑوں لوگ ہوں گے اور آپ بھی انہی میں ہیں کہ جن کو واقعی یہ صورتیں بہت پسند ہیں تو آج ہم سورت الحدید کی چند آیات 18 سے 20 اس کو مین تھیم پہ لیں گے لیکن سچ پوچھیں تو آج کا پورا پارا ہی اس پارے کا مین تھیم ہے اور اس پارے کو پڑھنے کے بعد ہر سال ایک فیلنگ آتی ہے دل میں کہ اللہ ہم کدھر کھڑے ہیں ایسے لگتا ہے کہ اپنا محاسبہ کرنے کو دل کرنے لگ جاتا ہے اور انسان پھر محسوس کرتا ہے کہ میں کدھر ہوں میں کہاں کھڑی ہوں تو آج اس پارے میں سے جو آیات ہیں وہ ان المصدقین والمصدقات سے لے کر الا وما الحیات الدنیا الا متاع الغرور تک ہے اور حقیقت یہ ہے کہ زندگی کا خلاصہ کیا ہے کہ ایک انسان اس دنیا اور آخرت کے ربط کو محسوس کرے آج ہم جو باتیں کریں گے وہ اس دنیا اور اس آخرت کے بٹوین کا ریشو اینڈ پرپورشن ہے کیا اللہ سبحانہ تعالیٰ نے اس دنیا میں ہمیں دیا ادھر کتنا وقت کتنی سوچ کتنی ایفرٹ لگانی تھی اور کتنی ہمیں وہاں ضرورت ہے جتنا زیادہ آپ قرآن پڑھتے جا رہے ہیں الحمدللہ آپ کی سوچ میں ایک میچیورٹی بھی آ رہی ہے آپ خود بھی محسوس کرتے ہوں گے میرے کہنے کی تو کوئی بات ہی نہیں ہے اور آپ کو مجھے اللہ سبحانہ تعالیٰ دن بدن اس بات کا یقین دلا رہے ہیں کہ بچپن سے ہم نے اپنے بڑوں سے اپنے استادوں سے اور اسی طرح سے اپنے ہم عمروں سے بھی یہ بات سنی تھی کہ دنیا بہت مختصر ہے تب ہم بچے تھے ایسے لگتا تھا کہ بچپن ہے نا ابھی تم نے بہت جینا ہے میں خود اپنی فیلنگز لیتی ہوں اچھا ابھی تو میں چھوٹی ہوں ابھی تو بہن بڑی ہیں ابھی تو پھر خالہ ہے پھر پھپھو ہیں پھر مامی ماں ہے پھر نانی ہے ہم پرانے رشتوں کے پیچھے چھپ جاتے ہیں اور ہم سوچتے ہیں کہ ہماری موت بڑی دور ہے ابھی تھوڑی آئے گی اتنی جلدی تھوڑی آئے گی لیکن آپ دیکھتے ہیں کہ جو ہی آپ ذرا سا عمر کی حدیں بڑی کرتے ہیں آگے جاتے ہیں تو دن بدن یہ احساس بڑھتا ہی جاتا ہے کہ تمہارے پاس وقت بہت تھوڑا ہے اور زندگی جو ہے وہ مختصر سے مختصر ہو رہی ہے تو اللہ سبحانہ تعالیٰ اس میں جو ہمیں میسج دیتے ہیں وہ کیا، انما الحیات الدنیا لعب و لہو و زینت و تفاخر بینکم و تکاثر فی الاموال والاولاد، جان رکھو کہ دنیا کی زندگی محض کھیل اور تماشا اور زینت و آرائش اور تمہارے آپس میں فخر و ستائش اور مال و دولت کی ایک دوسرے سے زیادہ طلب اور خواہش ہے۔ یعنی پانچ مختلف فیزز ایک انسان کی زندگی کے اللہ سبحانہ تعالیٰ نے اس آیت میں رکھے، جو ہم انشاءاللہ جہاں آیت پڑھیں گے وہاں دیکھیں گے آیت کے ساتھ ساتھ، لیکن یہاں اس بات کو سمجھنے کی ضرورت اس لیے محسوس ہوتی ہے کہ ہم اس کو محسوس کر لیں کہ اللہ سبحانہ تعالیٰ نے آپ کو مجھے ہر ایک کی اپنی عمر کے ناطے سے، یعنی اس وقت آپ کی عمر کیا ہے، میری عمر کیا ہے، اور ہم سب کو قرآن پاک کا وہ حصہ سمجھ آنے لگ جاتا ہے جو واقعی ہمارے متعلقات میں سے ہوتا ہے اور ہم اس کو محسوس کرتے ہیں، اور وہ کیا ہے کہ تم زندگی کے ہر دور میں اس چیز کو محسوس کرنے پہ مجبور ہو کہ یہ دنیا آخرت کے مقابلے میں کچھ بھی تو نہیں ہے۔ آخرت کے مقابلے میں یہ دنیا بالکل ایسے ہے کہ جیسے سمندر کے اندر کوئی انگلی ڈالے اور انگلی کے ساتھ پانی کے چند قطرے لگ جائیں، وہ تمہاری یہ دنیا ہے، اور نہ ختم ہونے والا آخرت، نہ ختم ہونے والی چیز آخرت ہے، کیونکہ وہ چیز جس کو آپ اپنی زندگی میں محسوس کرتے ہیں وہ کیا ہے، آپ کو مجھے اس چیز کا یقین آ جاتا ہے کہ جب آپ اور میں اس دنیا کے اندر اپنے آپ کو لے کر چلتے ہیں تو پھر ہم اس دنیا میں کھو نہیں سکتے۔ وہ کہتے ہیں نا کہ اسی روز و شب میں کھو کے نہ رہ جا کہ تیرے زمان و مکان اور بھی ہیں۔ یہ دنیا جینے کے لیے تھی، دنیا میں جینے والوں کو جانے کی تیاریاں کرنی تھی، لیکن عام طور پہ عمومی سوچ جو لوگوں کی دی جاتی ہے اللہ تعالیٰ نے وہ ان آیات میں آپ کے میرے سامنے رکھ دی کہ لوگ زندگی کے مختلف اوقات میں اپنے آپ کو پریشان رکھ دیتے ہیں، غلط چیزوں پہ لے آتے ہیں، اور وہ کیا ہے، لائبوں ولاہون، بچپن میں کھیل پیارا ہوتا ہے، انسان کھیل 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 کود کے اندر ایسا گھم جاتا ہے کہ پھر اس کو یاد ہی نہیں رہتا کہ اس کا رب اسے کیا چاہتا ہے، اور ذرا سا جوانی کا ایک نشہ آتا ہے تو لہون شامل ہو جاتے، لہویات شامل ہو جاتی ہیں زندگی میں، پھر ہر وقت پہننا اوڑھنا اور کچھ اپوزٹ جینڈر کے خیالات آنے لگ جاتے ہیں۔ ذرا سا انسان بڑا ہوتا ہے تو زینت بڑی اچھی لگتی ہے، جوانی، شادی، بیاہ، گاڑی، دلہن، گاڑی کیسی سجے گی، دلہا کیا پہنے گا، اور پھر ذرا 30 سے اوپر جالے کے 40 کے قریب تو پھر مال مال مال، کاروبار سچ چکا ہوتا ہے، اور انسان پھر نوٹوں کی گڈیاں گنتا رہتا ہے، اور پھر جب 50 سے اوپر 60-70 کے قریب گئے تو پوتے، نواسے، میری حویلیاں، میری زمینیں، اللہ تعالیٰ نے 5 لفظوں میں یہ دنیا کی حقیقت بیان کر دی، لائبوں و لاحوں و زینتوں و تفاخروں بینکم و تکاثروں فی الاموال والاولاد۔ اگر ان 5 لفظوں کے ساتھ اگر آیت 18 کے اس لفظ کو بھی ڈال دوں نا کہ وقرض اللہ قرضا حسنا، تو آپ کو اس پارے میں قرض حسن کا بہت تذکرہ ملے گا۔ ہر پارے کا ایک خاص پیغام ہے نا، پیچھے سے ہم توحید عملی پڑھتے آ رہے ہیں سورت مومن سے آگے آنورڈ، تو آج کے پارے میں آپ کو ایمان اور انفاق اکٹھا دکھے گا، اور ایک لفظ بول دیتی ہوں کہ انفاق کا الف گرا دیں تو نفاق بن جاتا ہے۔ تو آج آپ کو مجھے انسانی زندگی کے 5 ادوار میں سے زندگی کی حقیقت بھی ڈھونڈنی ہے، ہر دور کی دلچسپی کا سرا بھی پکڑنا ہے، اور دیکھنا ہے کہ میں اپنی زندگی کے کس دور میں سے گزر رہی ہوں اور کس دور کے اندر اپنی دینی ذمہ داریوں سے غافل ہوں۔ کیا میرے لیے بھی زندگی ایک کھیل کھلونا ہے؟ پہلے تو بچپن میں گڑیا گڈے کے گھر بنتے تھے، ان کی شادیاں بیاہ ہوتی تھیں، کیا آج میں جوان ہونے، 30 سے 35 کی ہونے کے باوجود بھی صرف گڑیا گڈے کے کھیل کھلونے، یعنی اپنے بچوں کی شادیوں کے کھیلوں میں تو نہیں کھو گئی؟ وہ تو معصومیت کے کھیل ہوتے تھے، جوانی میں اور بڑے ہو کر تو لہویات بھی آنے لگتی ہیں، اور جب لہو آتا ہے نا تو اس دور میں پھر انسان کے ساتھ لذت بھی شامل ہو جاتی ہے، اور جوانی کے ساتھ طلب زینت آتا ہی آتا ہے، بناؤ سنگھار، ڈیکوریشن، پہلے صرف دلہن سجتی تھی اب دلہا بھی سجتا ہے، पहले गाड़ी सजा लेते थे, घर में दुल्हन का कमरा सजाते थे, अब तो पूरा घर और दोस्तों की गाड़ियां भी सजने लगी। और जब उधेड़ उम्र आई तो तफाखुरुम बैनकुम, बस एक दूसरे पे बर्तरी ले जाने की ख्वाहिशें, माल जायदाद कारोबार हैसियत काबिलियत इल्म इज्जत वक़ार शोहरत, क्या यही तो नहीं डिक्शनरी रह गई मेरी। और बुढ़ापे के दौर में जब हिलजुल नहीं सकते तो तकासुरुम फिल अमवाली वल औलाद, फिर और हवस। बूढ़े का दिल हमेशा दो चीजों में जवान रहता है, एक माल की हिरस और एक इंसान के साथ किस चीज की हिरस कि वो अपने आप को और देखना चाहता है, अभी वो जीना चाहता है। फिर जब समेट कमाने के लायक नहीं रहता तो समेट समेट कर रखने की आदत है, और भी हौका पड़ जाता है पैसे का। क्योंकि पहले तो ये था हर महीने 40-50 हजार करोड़ आ जाएगा बैंक में, अब बैंक में अगर पेंशन आ भी रही है तो इतनी नहीं आती होगी। तो दुनिया की ये खेती हर दौर में इंसान को महव रखती है। और एक दिन फिर आपकी मेरी जिंदगी का आखिरी दिन आ जाता है और अल्लाह के सामने सारी जिंदगी का हिसाब चुकाना होता है। तो हकीकत यह है कि अल्लाह ताला ने आपको मुझे दुनिया की ये हकीकत इन आयात में सिखा दी। बच्चा दुनिया में आने से पहले माँ के पेट में रखा जाता है तकरीबन 9 महीने कमोबेश, जरा से इसको लिखिए, फिर आपको अपने इस दुनिया और आखिरत का रब समझ आएगा। माँ के पेट में जो बच्चे की जिंदगी है और वो शौर की जिंदगी होती है, उसको पता होता है जितनी चीजों की जरूरत है उसको पता होता है। तसव्वुर में लाइए कि माँ के पेट में ट्विंस हैं, दो बच्चे साथ ही साथ पलते बढ़ते जा रहे हैं और उनको लगता है कि हम दो ही हैं दुनिया में। अगर इस स्टेज पे कोई पूछे कि बताओ दुनिया क्या है, जिंदगी क्या है, किसको दुनिया कहते हो, तो वो कहेंगे कि तकरीबन चंद बालिश जगह, कुछ खून है, कुछ पानी है, कुछ नालियां हैं। और उसके बाद फिर आप देखें तो वो दोनों आपस में अटैच हो जाते हैं। इतने में डिलीवरी का वक्त आ जाता है, एक बच्चा डिलीवर होता है, दूसरा बच्चा जो पिछले चंद माह से अपने उस भाई अपने उस बहन के साथ था, अगर आज कोई उससे पूछे कि सुनाओ क्या हुआ तो वो रोएगा। वो क्या कहेगा कि मेरा भाई जो कई माह से मेरे साथ था आज वो फौत हो गया। आप उसको यकीन दिलाते हैं कि अल्लाह के बंदे वो फौत नहीं हुआ, वो इस छोटे से चंद बालिश के एक प्याले से निकलकर एक बहुत बड़ी दुनिया में चला गया। तो क्या बच्चे को ये बात समझ आएगी? नहीं आएगी, वो नहीं मानेगा, क्योंकि उसको पता है कि ये तो हो ही नहीं सकता। उसके तसव्वुर में नहीं, कोई कहता है उधर पहाड़ होते हैं, समंदर है, वहां आसमान है, वहां जमीन है, वहां बहुत और प्यार करने वाले हैं, यहाँ तो तुम और मैं ही थे ना, तो वहां तो माँ है, बाप है, नाना नानी दादा दादी खाला पुप्पो चचा ताया मामू, वो नहीं मानेगा ना, तसव्वुर नहीं आता। उसके लिए उसका जाना मौत है। लेकिन अगर इसके बरक्स दूसरी तरफ देखिए तो बाहर की दुनिया में क्या हो रहा होता है, सब खुश हो रहे होते हैं, कोई माँ बन गई तो कोई बाप बन गया, कोई दादी बन गई, कोई मामू बन गए, टोकरियां उठा उठा कर लोग आते हैं, मोहब्बत से मुबारकें देते हैं कि मुबारक हो बेबी पैदा हो गया। अब माँ के पेट और बाहर की दुनिया जिसमें इस वक्त मैं और आप मौजूद है, इसको जहन में लाइए, कोई हल्का सा भी इसके अंदर कंपेरिजन है? नथिंग, कुछ भी तो नहीं, वो और ये बिल्कुल दो मुख्तलिफ चीजें हैं। लेकिन फिर दुनिया में इंसान आता है, फिर इधर दिल लग जाता है, फिर इधर की मोहब्बतें प्यारी लगती हैं, फिर यहां की चीजों का बंदा आदी होता है। फर्क इतना है कि मां के पेट में चंद महीने थे और इस जमीन के पेट पे चंद साल हैं, 40, 50, 60, 70 साल, और इसके ऊपर की उम्र में तो सिर्फ मजबूरियां ही हैं। बस सिर्फ वो एक मोहब्बतें दिलों में ना डाली हो तो इंसान खुद को बेकार समझता है और दूसरे भी समझते हैं कि आखिर इसका क्या फायदा। तभी तो हिस्ट्री में एक ऐसी शख्सियत भी गुजरी कि उसने सारे बूढ़ों को मरवा दिया मर्सी किलिंग के नाम पे, कि इन बूढ़ों को मरवा दो, क्या फायदा इनका, इन्होंने दुनिया को क्या देना है, निकालो इनको। और आज भी ऐसी चीजें होती हैं। तो खैर, अब क्या हुआ, अब आपकी इस दुनिया से रुखसती का वक्त आता है। जब यहां से इंसान जाने लगता है तो दो में से एक मुख्तलिफ चीजों में होगा, या तो वो इस दुनिया से बहुत ही प्यारी जगह में चला जाएगा, उसमें उस नई दुनिया और इस दुनिया के बीच में रब्त वही है, बल्कि वो भी नहीं कह लीजिए, लेकिन चलिए अगर आप करना चाहें तो वो रब्त बन जाएगा कि जिसको आप कह सकते हैं कि जो माँ के पेट और इस दुनिया में था, इस ग्लोब को ना देखिए, पूरी गैलेक्सीज को देखिए, सूरज चांद सितारों को देखिए, तो फिर महसूस कीजिए कि किस तरीके से अल्लाह सुबहान ताला ने इस दुनिया को बड़ा बनाया। लेकिन जब आप अगली दुनिया में जाते हैं तो मोमिन के लिए वो फना नहीं है, वो इंतकाल है, वो मुंतकिल होना है, आप ट्रांसफर होते हैं। और उर्दू में बड़ा शुस्ता लफ्ज बोलते हैं, फलां का इंतकाल हो गया। इंग्लिश में कहते हैं दे हैव बीन मूव्ड, वो मूव हो गए, वो क्या कहते हैं, फ्लिते हो गए, फ्लिते ही कहते हैं ना, मूव हो गए, नौशक में कहते हैं फ्लिते हो गए। तो मौत फना नहीं है, वो एक दुनिया, एक छोटी दुनिया से निकलकर दूसरी दुनिया में जाना है, और वहां जाने के बाद फिर वो कहते हैं कि वहां से फिर आगे कहीं नहीं जाना। अगर आपको सूरत बकरा की वायत याद आ रही है ना, फकई फतक फुरून नवकुन तुम अमवा तनफाया कुम सुम मयूमी तुकुम, और इससे आगे आदम और इबलीस के किस्से के फौरन बाद की वायतें थी, तो वहां भी आपको चार स्टेजेस बताई गई थी। तो वो तो इस वक्त मौजू नहीं है। इस वक्त मौजू क्या है कि ये दुनिया, इसकी हैसियत क्या है, जरा से ये लफ्ज हाईलाइट कीजिएगा आपने इस आयतों में से। दुनिया की मोहब्बत और मौत से कराहत को हदीस में वहन कहा गया। अल्लाह के नबी सल्लम ने फरमाया कि एक वक्त आएगा कि दुश्मन आपस में मिलजुल कर फैसला करेंगे कि आओ सब मिलकर मुसलमानों को खत्म कर दें, और दस्तरखान पे खाने की तरह बुलाएंगे। तो सहाबा ने फौरन पूछा, अल्लाह के नबी क्या उस वक्त हम थोड़े होंगे? तो आपने कहा, नहीं थोड़े तो नहीं होंगे, लेकिन तुम में वहन आ जाएगा, वहन आ जाएगा। साहबा ने फौरन पूछा, वमल वहन, अल्लाह के नबी ये वहन क्या होता है? तो आपने दो लफ्जों में इसको समेट दिया, हुब्ब दुनिया व कराहियतुल मौत, दुनिया की मोहब्बत, जीने का प्यार और मौत से कराहत इख्तियार करना। आप जरा सी इस बात को अपने जहन पे रखिए और अपनी आंखों के सामने ये दो लफ्ज रखकर सोचिए, क्या आज उम्मत मुस्लिमा भी इस वहन का शिकार तो नहीं हो गई? जब आपने आयत 18 से 20 पढ़ी शुरू में, तो आपको पता चला कि एक तरफ तो अल्लाह ताला कर्जे हसना की बात करते हैं, और कर्जे हसना हर वो खूबी, हर वो खर्च, चाहे वो जान माल का हो या वक्त का हो या स्किल का और पैसे का हो, जो बंदा आखिरत में अजर पाने के लिए अल्लाह के दीन पे खर्च करे। और आप हैरान होंगे कि सूरत हदीद में दो दफा, एक तो आयत 18 में और एक आयत नंबर 11 में कर्जे हसन की बात की। मन जल्लज़ी युक़रिदुल्लाह कर्दन हसना फयुदाइफ़हु लहू वलहू अजरुन करीम, कौन है जो अल्लाह को कर्जे हसन दे फिर उसको दुगना करके भेजे और उसके लिए अजरे करीम है। साहबा का तो इस पे जो अमल था वो तो आपने सुना ही हुआ, बहुत दफा सुना होगा कि पूरे पूरे घर और बागात उठाकर ले आए, और आपने जाबिर के भी किस्से सुने होंगे और इसी तरह से बाकी साहबा के भी। लेकिन आज उम्मते मुस्लिमात, जिसमें मैं और आप भी शामिल हैं, हर सुनने वाला और सुनाने वाली मैं भी शामिल हूं, क्या आज हमारे लिए आखिरत के लिए खर्च करना या अपनी जिंदगी को आखिरत ओरिएंटेड जिंदगी बनाना उतना ही आसान है जितना साहबा के लिए था? तो जवाब सबको मालूम है, इन्नल मुसद्दकीन वल मुसद्दकात वक़रदुल्लाह कर्दन हसना में आयत 18 में दोबारा अल्लाह ताला जब ये जुमले बोल देते हैं तो फिर बाकियों का तो हमें नहीं पता, वो तो बेचारे अभी बाहर हैं, बहुत दूर हैं। लेकिन मैंने देखा कि हम कुरान पढ़े हुए लोगों के भी दिलों से दुनिया की मोहब्बत नहीं जाती। सामान 100 बरस का पल की खबर नहीं, बच्चों के सारे खर्चे पूरे करके भी उनके अगले 10 साल वाले खर्चे भी दिल दिमाग में होते हैं, लेकिन अल्लाह का दीन और आखिरत, इसको बस वो 2.5 पे भी बड़ा रो धो के भी रखते हैं और उसमें से भी कुछ बचाने को चाहते हैं। वजह क्या है? लाइबों वाला हुन, जिंदगी के खेल खिलौनों में खो गए, व जीना तुम व तफाखरुम में खो गए, और व तकासरुम फिल अमवाली वाल औलाद में खो गए। तो आखिरी फैसला अल्लाह का क्या है कि ये मताउल गुरूर है, ये धोखे का सामान है। ये दुनिया की मोहब्बत क्या है, थोड़ा सा इसको समझते हैं आज। खेल तमाशा जेबो जीनत है, कैसे एक इंसान को धोखा लग जाता है, कैसे एक इंसान इन चीजों में पढ़कर अपने आप को जाया करता है। कभी आपने अपनी जिंदगी में कोई अपना माजी का कोई खिलौना, कोई बचपन की गुड़िया, कोई गुड्डा किसी को सामने रखा हो तो आप मेरी बात को सुनते वक्त जरा आपने ऊपर लीजिए, कोई आज आपको कहे कि उन गुड़ियों से खेलो जिनके साथ कल तक खेलती थी, तो दिल करेगा हम कहेंगे बच्चा समझे मुझे, मैं तो समझू, मैं बेकार हूं, ऐसा तो नहीं। लेकिन देखा जाए तो हकीकत बात में भी यही है। ये जो दिल की इस्लाह की बातें हम पढ़ते और सुनते आ रहे हैं ना माशाल्लाह इतने दिन से, और ये सिलसिला भी खत्म नहीं होगा, ये चलता ही जाएगा, तब तक चलता जाएगा जब तक हम हकीकत में इसको पूरी तरह से समझ नहीं लेते। तो ये दिल की जो इस्लाह है ना, तो लिखिए दिल एक ऊंचा कला है जिसके कई दरवाजे और अंदर दाखिल होने के रास्ते हैं, और शैतान इतना बड़ा धोखेबाज है, अल गुरूर का नाम तो आप सूरत लुकमान में पढ़ के भी आए, इसके लिए हर वक्त ताक में लगा रहता है। इसकी कोशिश क्या होती है, किसी तरह इस कले में दाखिल हो जाए और आपके दिल का कंट्रोल अपने हाथ में ले ले। यानी शैतान का हदफ आपका मेरा दिल होता है, इस पे गलबा पाना चाहता है। अल्हम्दुलिल्लाह पिछले 26 पारों में हमने एक एक करके वो चीजें ढूंढी और टटोली और किसी हद तक उसको समझा कि जिसकी वजह से हम एक एक दरवाजा बंद करते जाएं जहां से शैतान अंदर आएगा। और अगर कोई ऐसी चीज है कि जिधर से अंदर की नफ्स की शरारतें बाहर करनी थी तो उसको निकालते जाए। यानी अभी तक हमने कुछ अच्छी चीजें सीखी और कुछ बुरी चीजें सीखी, कुछ पॉजिटिव थे कुछ नेगेटिव थे, कहीं आपको दिल की इस्लाह दिखी तो कहीं दिल का बिगाड़ भी दिखा ना। आज जिस मौजू को आप और मैं इन आयात की रोशनी में समझेंगे वो है हुब्बे दुनिया, दुनिया की मोहब्बत। याद रखिए कि दिल में दाखिल होने के लिए शैतान के जो बहुत सारे रास्ते हैं ना, उसमें हसद भी है, हिर्स भी है, लालच भी है, तमा भी है, बुखल, रियाकारी, खुदपसंदी भी है, दूसरों से बदगुमानियां भी हैं और जल्दबाजियां भी हैं, तैश और गुस्सा भी है। लेकिन जो बहुत बड़ा और आखिरी बड़ा दरवाजा है जिसको आप कह सकते हैं कि बंद कर दिया तो इंशाल्लाह उम्मीद है कि दिल की जमीन पे मट्टी नहीं पड़ेगी। जैसे कभी आंधी से बचने के लिए पाकिस्तान में सब खिड़कियां दरवाजे बंद कर देते हैं गर्मियों में कि मट्टी पड़ेगी तो फिर सब चीजें साफ करनी पड़ेंगी, तो मुफसिदातुल कुलूब में दिल को खराब करने वाली चीजें और हमें अल्लाह से दूर करने वाली चीजों में दुनिया की मोहब्बत है, जिसको आप देखते हैं कैसे खेल तमाशा, जेबो जीनत, फिर फखरो गरूर, कसरत और धोखा और फरेब है। तो इंशाल्लाह इन सारी चीजों को देखने के लिए हमें थोड़ी सी मेहनत करनी पड़ेगी। ये दुनिया धोखे का घर है, आप और मैं इस धोखे में बहुत दिन से रह रहे थे। कुरान ने ऐसे लगता है कि आंखों पे पड़ी हुई पट्टी उतार दी और हमने देखा कि ये दुनिया कुछ भी नहीं। जब हम सूरह हदीद की साइड पे पहुंचेंगे तो वहां तो बिल्कुल पारे का एंड होगा ना। अभी इस आयत को अपनी आंखों में बसा लीजिए और मैं चंद नंबर बोलूंगी, लिखना चाहें तो लिख लेना, लिखना चाहें तो कोई बात नहीं, लेकिन आपकी वो एक लिस्ट और एक इंडेक्स तैयार होगा जिसमें अल्लाह ने इस दुनिया की हकीकत खोल कर दी। क्योंकि किसी भी चीज के शहर से निकलना है ना तो आपको उसके लिए फिर उसकी रियलिटी देखना है। आज एक गोल्डन वेनीर है, गोल्डन पेपर लगा हुआ है, आप मिट्टी की दीवार बना के उस पर गोल्डन वॉलपेपर लगाते हैं, लोग कहते हैं हाय आपके घर की दीवारें सोने की है, आपको पता होता है अंदर मिट्टी है। ये दुनिया है मिट्टी की, शैतान ने हुब्बे दुनिया और फिर हिरसे दुनिया और इसी तरह से तफाखुर और तकासुर की एक ऐसी पट्टी चढ़ा दी कि समझ नहीं आता। तो सूरत हदीद की आयत नंबर 20 में भी आपको ये बात मिल जाएगी। और लफ्ज़ आप माँ देखे ना तो इसमें छोटी से छोटी बड़ी बड़ी चीजें भी इसमें आ जाती है, सारी जिंदगी जिसमें खो गए। फिर इसी तरह आले इमरान 14 में हमने ये बात देखी थी, ज़ुय्यिना लिन्नासि हुब्बु शहावात। अभी पीछे सूरत शूरा की आयत 28 में पढ़कर आए थे, वहुअल्लज़ी युनज़्ज़िलुल ग़ैसा मिन बादी मा क़नतु। अल्लाह ताला कहते हैं कि जरा सी बारिश क्या बरसती है तुम्हारी दुनिया फवक जाती है, चार पैसे घर में आते हैं, तुम्हारा तो हाल हुलिया बदल जाता है, तुम्हारी चाल बदल जाती, तुम्हारी टोर बदल जाती, तुम्हारे अदाएं बदल जाती। तुम तो अकड़ते हो पाकिस्तान जाकर, कोई थोड़ा करते हो तुम, कैसे यहां से एड़ी चोटी का जोर लगाकर जाते हो कि सारे गांव को जमा करके दिखाना है कि ये देखो ये लाया हूं मैं तुम्हारे लिए और ये मेरे पास वहां। आपने यहां के घरों की तस्वीरें भेजते हो, कोई बात नहीं, लेकिन याद रखो कि एक दिन तुम्हारी सारी कुवतें कम हो जाएंगी। फिर सूरत रोम की आयत 54 में अल्लाह ने हमें यही मिसाल दी। कहने का मकसद यह कि पूरे कुरान में जगह जगह आपको मुझे दुनिया की हकीकत दिखाई गई, लेकिन शायद हम किसी और ही सोच में थे और हमने ना देखी हो, तो आज जरूरत है। हर जुमे सूरह काहफ की आयत 45 में आपको मुझे दुनिया की असल दिखाई जाती है कि ये धोखा है, ये सिर्फ जरूरत है, तुम इसको मंजिल ना समझना, ये रास्ता है, तुमने इसको ये तो नहीं समझ लिया कि तुम्हारी डेस्टिनेशन है। ट्रांसिट पैसेंजर को जहन में लाइए, कुन फिर दुनिया का अन्ना का गरीब बनो आबिर सबील। ट्रांसिट पैसेंजर अमेरिका से निकला इंडिया या पाकिस्तान जाने के लिए रास्ते में दुबई में कितना कुछ सामान चाहता है, दोनों हाथ भरे हो कैरी ऑन भी और थैले भी, क्योंकि मैंने 6 घंटे रहने नहीं खाली हाथ। जितने कनेक्शन ज्यादा होते हैं उतने हाथ खाली हो तो सफर को आप इंजॉय करते हैं। इस दुनिया को सफर समझिए। ये ट्रेन स्टेशन या आपके थोक स्टेशन पे खड़े हुए वो लोग हैं जो अगली ट्रेन का इंतजार कर रहे हैं। जो ही आपकी मेरी डेस्ट ट्रेन आएगी हम उसमें जल्दी से सवार कर दिए जाएंगे और फिर उसके बाद हम अगली दुनिया के सफर पे होंगे। सूरत यूनुस में आयत 24 में भी अल्लाह ताला ने ये बात बताई। ऐसे लगता है हर 5-6 पारों के बाद एक आयत दुनिया की हकीकत को खोलने की थी, लेकिन नशा बहुत होता है और खास तौर पे फिर जब सूरत अनकबूत की आयत 64 में आप पहुंचे तो बिल्कुल वही अंदाज है जो आज हमारी इस आयत का है कि वमा हाजिल हयात दुनिया इल्ला लाहु वलाइबन। ये दुनिया तो खेल तमाशा है। खेल तमाशा इसलिए नहीं कि खेलो और तमाशे करो, नहीं, ये आगे आप 29 पारे के शुरू में भी देखेंगे। यानी खेल तमाशा ना समझो, इसको एक संजीदा हकीकत समझो। وَإِنَّ الدَّارَ الْآخِرَةَ لَهِيَ الْحَيَوَانُ। और हजरत अबू सईद खुदरी से अल्लाह के नबी की एक रिवायत बड़ी खूबसूरत है सही मुस्लिम में 2742 में कि दुनिया बड़ी मीठी है, सरसब्ज है, अल्लाह तुम्हें इसमें खलीफा और नायब बना रहा है ताकि देखे कि तुम अमल कैसे करते हो। दुनिया से बचो और औरतों से भी डरते रहो, क्योंकि बनी इसराइल में पहला फितना औरतों में था और अल्लाह देख रहा है कि तुम क्या करते हो। और वो हदीस भी आपकी आंखों से कई बार गुजरी होगी, क्या दुनिया मताऊं व खैर मताए दुनिया अल मरातु सालिहा। सारी दुनिया ही मता है लेकिन दुनिया की बेहतरीन मालो मता नेक बीवी है। पूछा कौन सी, कहा जो दीन के नामों दीन के काम पे तुम्हारी मदद करती है। और अगर नेक बीवी नेमत है तो नेक शौहर भी नेमत है। नेक लोगों की कदर कीजिए। अगर आप थोड़ा सा पीछे हैं अपने साथी से अपने स्पाउस से तो शुक्र कीजिए, अल्लाह ने आपको एक अच्छा साथी दिया, आप उसकी तरफ आइए ना कि उसको भी बिगाड़ दीजिए। और ये दुनिया क्या है, अल्लाह के नबी ने फरमाया लौ कानत दुनिया तादिलु इंदल्लाहि जनाह बऊदतिन मा सका काफिर मिनहा शरबत अज़माइन। अगर अल्लाह के नजदीक मच्छर के पर के बराबर भी इसकी कदर होती तो किसी काफिर को पानी का एक घूंट ना पिलाता। ये तिर्मिजी की रिवायत है 2320, हसन गरीब दर्जे की रिवायत है और भी इसकी दल सनत मौजूद है। सोचिए जरा, ये कोई आपसे के वहां मच्छर सेल पे लगे में ले लो तो जाएंगे, एक के बदले में बाय वन गेट थ्री मच्छर मिल रहे हैं लोग। अपने बच्चों को ये हदीसें सुनाइए। आज हमारा एक बहुत बड़ा अलमिया है, डेलमा है मैं तो कहती हूँ। हमने दीन की बात कहने वालों ने बीवन बाकियों की बात नहीं करी, कहने वालों ने लोगों को धोखा दिया, क्योंकि दुनिया जो आम हो गई तो फिर दुनिया वाली बातें छोड़ दो। आज तो ये बातें मुझे इतनी अजीब लग रही है, मुझे लग रहा है मैं 15 साल पीछे चली गई आज ये मौजू पढ़ाते हुए। तब ये बातें सुनते हुए लोग रोते थे, सुनाते भी थे, अब कोई नहीं सुनाता। नहीं नहीं कुछ नहीं होगा, देखना ऐसे ही होगा। इतना बड़ा धोखा है, बिलीव में। कल मुझे किसी की एक वीडियो मिली छोटी सी और मैंने सुनी, तो टाइम नहीं होता वरना मैं आपको बताऊं और सुनाऊं। तो उन्होंने कहा कि आज असल में यह है कि लोगों ने, मैं अपने लफ्ज़ नहीं उन्हीं के, अगर जो मुझे 2-4 जुमले याद है, उन्होंने कहा अल्लाह की रहमत का झूठा दावा दे दिया लोगों को, झूठी रहमतों की उम्मीदें दिला दी। फिर तो सारे नबियों का आना जाना ही बेकार था, अगर सब नहीं मरते ही जन्नत में जाना है, पूरे कपड़े पहनने वाले और थोड़े पहनने वाले और हलाल पे जीने और हराम पे जीने वाले और तौबा करने और नदामत और बगैर नदामत के जीने वाले ने, अगर जाने ही सबने जन्नत में है तो क्या जरूरत है अंबिया की और इन किताबों की। तो उन्होंने कहा अल्लाह बड़ा सख्त है, अल्लाह ने क्यामत के लिए जो अपने दो नाम रखे लिल्लाहिल वाहिदिल कहार। और हदीस में आता है कि अल्लाह तआला उस दिन इतने गुस्से में होगा कि कोई नबी हत्ता के आदम अलैहिस्सलाम से लेके मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से पहले के नबी शिफात नहीं कर सकेंगे कि सिफारिश कर दे कि अल्लाह हिसाब खोल दे। ये नहीं कहा कि इसको जन्नत दे उसको जहन्नम दे, तो उस दिन अल्लाह गुस्से में होगा। वकाना बिल मोमिनीना रहीमा, सिर्फ ईमान वालों के साथ उस दिन अल्लाह रहीम होगा, बाकियों के साथ बड़ा गुस्सा होगा। तो उन्होंने बाकी दलाइल देकर, और बड़ी अच्छी बात करते हैं, नाम लेने की आदत नहीं वरना तो ले दूं, बात तो कोई ऐसी नहीं है लेकिन बात सच है, मिसअंडरस्टूड किया हमने। हम सोचते हैं दुनिया भी देखना हमारी होगी आखिरत भी हमारी होगी, चाहे हलाल से हो या हराम से, झटका तो पड़ेगा। इतना सख्त झटका पड़ेगा, दुनिया में तौबा कर लें तो सब माफी, बगैर तौबा पे चले गए तो पता नहीं कब्र में या हशर में या मैदान महशर में या फिर जहन्नुम के पुल से गुजारते हुए पुल सरात से नीचे डुबकियां लगेंगी। ये तो आज आपको मुझे आंखें खोलने का मौका दिए कि आओ तौबा कर लो, आओ हिदायत पा लो। तो मच्छरों के खरीदार बनकर इंसान जन्नत तो नहीं पा सकते, ये तो आज दुनिया में सबको इसीलिए दी जा रही है कि तू भी खा तो तू भी खा, बेकार है। दुनिया तो मोमिन की है, सिजनुल मोमिन, आज दुनिया सिजनुल मोमिन व जन्नतुल काफिर, ये कैद खाना है। आप में कैदी होकर इतने अकड़े, कोई मर्जी ना माने, आप उस जेल वालों का कोई रूल ना माने, और काफिर के लिए जन्नत है, वो तो मौजें और मस्तियां करते हैं। और ऐसे एक सहाबी थे, रिवायत के खुलासे मेरे पास सब रेफरेंस भी मौजूद है, लेकिन सिर्फ इसलिए कि बात आपके दिल तक उतर जाए। फरमाया, अल्लाह की कसम दुनिया आखिरत के मुकाबले में इस तरह जैसे तुम में से कोई एक उंगली इस दुनिया में डाल दे और उस पर जो कतरा लग जाए वो दुनिया और आखिरत, बाकी पीछे समंदर। तो आइए देखते हैं कि मोमिनीन के लिए दुनिया क्या है। आप अगर अपने आप को आज परखना चाहते हैं ना कि आप 25 और 26 पारे पढ़कर मैं कहां पहुंच गई, तो जरा सा देखिए कि ईमान वाले इस दुनिया को कैसे देखते हैं। अल्लाह अकबर। साहबी कहते हैं कि अल्लाह के नबी चटाई पर बैठे थे और आपके चटाई की और आपके बीच में कोई चीज नहीं थी और आपके सर के नीचे खाल का तकिया था और जिसके अंदर खजूर की छाल थी और सर की तरफ चंद खाले लटकी हुई थी। डिटेल है बड़ी हदीस में। तो साहबी रोने लग गए, कहने लगे, और साहबी थे उमर फारूक, कहते हैं अल्लाह के नबी ने पूछा, उमर तुम क्यों रो रहे हो? तो कहने लगे, मैंने कहा अल्लाह के नबी कैसरो किसरा तो किन नेमतों में पल रहे हैं और आप तो अल्लाह के रसूल हैं, तो आपका ये हाल है? यानी हमें आपका हाल देखकर और आपके जिस्म पर ये निशान पड़े देखकर रोना आ रहा है। तो आपने फरमाया कि उमर क्या तुम इस बात पर राजी नहीं हो कि इन लोगों के लिए ये चीजें हों दुनिया में और हमारे लिए आखिरत में हो? तो आपको मुझे अपनी फिक्र करनी है, आपका मेरा ये मामला कैसे दुरुस्त होगा जब तक कि हम अपनी जिंदगी को ऐश कोशिश से नहीं निकालेंगे। बात पीछे हो चुकी है, लेकिन सिर्फ समझिए कि दुनिया कुछ नहीं है जिसके लिए आज आप में अपनी आखरत को दांव पे लगाने को तैयार, हलाल को हराम में बदलने को तैयार, इस दुनिया में पानी की तरह माल बहाने को तैयार और आखरत के लिए सेंध सेंध के और दिल पे हाथ रख रख के खर्च करने पे तैयार। अल्लाह इब्ने कय्यम कहते हैं कि अल्लाह के नबी पर अल्लाह ताला ने नबी सल्लम पर पूरी दुनिया को पेश किया और दुनिया सर नगू होकर आपके पास आई और आप अपने हाथ से यूं ऐसे हाथ से ऐसे उसको हाथों से दूर करते रहे और अपनी एड़ियों के बाल वापस लौटाते रहे। फिर यही दुनिया जब सहाबा के सामने पेश की गई तो उन्होंने भी ऐसे ही किया। कुछ लोग तो अल्लाह के नबी की राह पे चले, उन्होंने दुनिया को अपने से दूर रखा। इन सहाबा की तादाद बहुत कम है और इनमें बाज ऐसे भी थे जिनके सामने दुनिया ने खुद को पेश किया तो उन्होंने पूछा तुम्हारे अंदर क्या है? दुनिया ने कहा मेरे अंदर हलाल है, शुबे वाली चीजें हैं, मकरूह है और हराम है। यानी हर तरह की चीज दुनिया ने पेश कर दी। सुनिएगा जरा जुमला, दिल पे लिखने वाला ये जुमला कौल है इमाम इब्ने कय्यम का। साबा तक तो मामला ठीक था, लेकिन बाद वालों के अंदर क्या मामलात हो गए आगे से आगे, हर दिन आगे से आगे। तो वो कहने लगे अपनी हलाल चीजें पेश करो। यानी नबी के करीब के दौर के लोगों ने, नबी सल्लम के करीब के दौर के लोगों ने हलाल चीजें ले ली। कहने लगे मैं तुम्हारे और कोई चीज की जरूरत नहीं। उन्होंने हलाल कबूल किया। उसके बाद एक और दौर आया तो लोगों पर दुनिया ने खुद को पेश किया तो उन्होंने हलाल तलब किया मगर ना पाया तो वो मकरूह और शुबे वाली चीजों की तलब में पड़ गए। तो दुनिया इन लोगों से कहने लगी ये चीजें तुमसे पहले लोगों ने ले ली हैं। तो कहने लगे अच्छा फिर लाओ अपनी हराम चीजें ले आओ। और इस तरह होते होते समझ तो गए ही होंगे आने वाले दौर ने फिर हराम चीजों को भी दुनिया से तलब कर लिया। तो दुनिया कहने लगी है ये जालिम लोगों के हाथों में है जिन्होंने इन चीजों को तरजीह दी। ये लोग इन जालिमों से इस दुनिया के हासिल करने के हीले अख्तियार करने लगे अपनी रगबत और खौफ के साथ। इसलिए कोई फादिर इंसान किसी हराम चीज की तरफ हाथ नहीं बढ़ाता मगर इससे पहले कोई और इससे बड़ा और ताकतवर फादिर इसमें सबकत ले गया होता है। ये तमाम कुछ और सारे लोग इस दुनिया में मेहमान हैं और जो कुछ इनके हाथों में है वो उधार है। अल्लाह अकबर। कैसे आज हम बेशुतर वो क्या कहते हैं कि शुतर बेमुहार हो गए। इब्ने मसूद कहा करते थे, तुम्हें कोई भी ऐसा नहीं जो सुबह करता हो मगर उसकी मिसाल एक मेहमान की सी होती है कि जो कुछ इसके हाथ में ना सब उधार है, मेहमान ने कूद कर जाना है और उधार वापस कर देना है। आप किसी के घर गए तो अच्छे सोफे पे बैठे, अच्छे बेड पे लेटे, आपको उन्होंने बड़े अच्छे बर्तनों में खाना खिलाया, तो क्या आते हुए साथ ले आते हैं, छोड़ के आते हैं? तो ये तंबिया का शेवा था कि जब उनको दुनिया मिलती थी तो उनको कोई खुशी नहीं होती थी। फिर इसी तरह आप देखिए कि दुनिया के बारे में सहाबे कराम का मौकफ देख लीजिए, अल्लाह के नबी का मौकफ, सहाबा का, फिर ताबईन का, मुख्तलिफ लोगों को देखें। खुलासा यही है कि हर दौर के लोगों ने परहेजगारी के साथ लिया, लेकिन आने वाले दौर में या हर दौर में कुछ लोगों ने इसको हलाल और हराम के फर्क के साथ ले लिया। हजरत उमर फारूक तो अपने बारे में रोया करते थे, आपको पता है, कहते थे मुझे खौफ आता है अगर मुझे अच्छा खाना मिल जाए तो मेरा हाल वो ना हो कि अज़हब तुम तैयबात तिकुम फी हयात तिकुम दुनिया, सूरत अख़ाब में पढ़ कर आए पिछले पारे में आयत 20, कि तुम्हारी सारी नेकियां दुनिया में खत्म हो गई, जाओ उमर तुम्हारी सारी जिंदगी की नेकियों पर अल्लाह ने तुम्हें फुला दिन ठंडा पानी पिला दिया था। और क्यामत के दिन कुछ लोग होंगे जो अपनी नेकियां गुम पाएंगे, पूछेंगे तो उनसे कहा जाएगा अज़हब तुम तैयबात तिकुम फी हयात तिकुम दुनिया, जाओ जाओ तुमने अपनी सारी नेकियां दुनिया की जिंदगी में खत्म कर दी। तो आज ये लोग किधर हैं? आज हम क्यों नहीं इन चीजों को लेते और अपने आप को इसके मुताबिक रहते? और हमारे इस्लाफ में ऐसे लोग थे कि जब बल तू से रून अल हयात दुनिया के ऊपर पहुंचते, बल तू से रून अल हयात दुनिया सूरत आला की आयते हैं, तो फिर तिलावत को रोकते और साथियों की तरफ तवज्जो करके कहते हमने दुनिया को आखिरत पर तरजीह दे दी है। लोग खामोश हो गए, फिर कहा हमने दुनिया को तरजीह दे दी है इसलिए कि हम दुनिया की जीनत और इसकी औरतें और इसके खाने पीने और इन चीजों को इख्तियार करने लग गए और आखिरत को हमसे दूर कर दिया गया और हमने जल्दी मिलने वाली चीज को इख्तियार किया और देर से मिलने वाली चीज को छोड़ दिया। ये उस दौर की बातें जिनकी आज हम मिसालें देते हैं। तो जरा सोचिए आज के इंसान के बारे में अगर कोई बात आए तो क्या होगी। और जरूरत इस बात की कि इंसान अपने आप को चेक करे। देखिए ये नहीं कि मिला ही नहीं, गुर्बत है, ये नहीं है बात, वो तो है ही नहीं, वो तो ख्वाब देख रहा है कि उसको मिले। बात ये कि माल हो और उसकी मोहब्बत ना हो। देखिए दुनिया बुरी नहीं, हुब्बे दुनिया बुरी है। क्या अमीर लोग गुनाहगार हैं? क्या बिलियनेरियन होना जहन्नमी होना? नहीं, हुब्बे दुनिया अपनी जात पे लगाते रहे, अपने ऊपर लेते रहे, अपनी अपनी अपनी, मैं मेरे बच्चे और मैं के अंदर भी बच्चे। और वो कहते अंधा बांटे शरीनी बार बार अपनों को, हमारा तो सारा माल जो आता भी अपने पे, अपने ही बच्चों के ऊपर, अपनी जातों पर, अपनी घर के सोफे बदलते और कुर्सियां बदलते और थीम चेंज करने पे गुजार देते। साहबा कराम इस दुनिया से ऐसे भागते थे जैसे कोई बिजली के तार से भागता है। हजरत मास बिन जबल की जब मौत का वक्त करीब आया तो कहने लगे ए मौत, ए गायबाना जाहिर, तुझे खुश आमदेद, यानी वेलकम करें अपनी मौत को और सुनिए और दुआ कीजिए कि अल्लाह हमें भी ऐसी ही मौतें दे। कहते हैं कि ऐसा हबीब जो कि फाके की हालत में आया है, फाके में थे खुद उस वक्त, अपने बारे में कह रहे हैं, ए अल्लाह मैं तुझसे डरता था और आज तेरी रहमत की उम्मीद लगाए हुए हूं। अल्लाह तू जानता है कि मैं दुनिया को और इसमें देर तक बाकी रहने को इसलिए नहीं पसंद करता था कि मैं यहां नहरें बहाऊं या दरख्त लगाऊं, लेकिन इसलिए ताकि सख्त गर्म दोपहर की प्यास बर्दाश्त करूं और वक्त की सख्तियां बर्दाश्त करूं और इल्म के हलकात में उलमाए कराम की मजलिस में शिरकत करूं। है कोई निस्बत आज हमें? हम कहते टाइम ही नहीं है, ही नहीं, मैं नहीं क्लास में आऊंगी आज, मैंने जॉब पे जाना है। लिखिए इस जुमले को और 10 दफा उसके ऊपर आंसू बहाइए। जो पहले ही बहुत है उसको लेने के लिए तड़पते हैं और जो पहले ही कच्चा पक्का है उसको छोड़ने को आज हम तैयार हैं। और ये मर्दों की बात नहीं है, औरतों की बात की है मैंने। मर्द बेचारे तो आपकी ख्वाहिशें पूरी करने के लिए रात की भी ड्यूटियां करेंगे और वीकेंड भी करेंगे। और कभी आप ताबईन के बारे में पढ़े तो और रोना आता है, क्योंकि साहबा ने तो सर की आंखों से अल्लाह के नबी को देखा था ना। लेकिन एक दो वाक्य सुना देती हूँ। मालिक बिन दीनार ये ताबई थे और ताबई वो हैं जो जिन्होंने साहबी को अपनी आंखों से देखा। कहते हैं कि हम मालिक बिन दीनार के पास उस बीमारी में गए जिसमें इनका इंतकाल हुआ। आप जान कुनी के आलम में थे। आपने अपना सर उठाया और फरमाया ए अल्लाह तू जानता है मैं दुनिया में सिर्फ पेट और शर्मगाह की वजह से पसंद नहीं करता था बल्कि मकसद तेरी रजामंदी का हसूल था। यानी मैं खाने पीने के लिए नहीं जीता था, तेरी रजा के लिए जी रहा था। इसी तरह अबू मुस्लिम अल खौलानी, ये हीरोज हैं, ये मुस्लिम हीरोज हैं, आप पढ़कर देखिए। मस्जिद में दाखिल हुए, एक गिरोह को देखा इज्तिमा की शक्ल में बैठे हुए। इन्होंने सोचा कि ये जिक्र कर रहे होंगे और खैर की बातों में मशगूल होंगे, तो ये भी वहां बैठ गए। इतने में अचानक इन्होंने सुना कि कोई कह रहा है मेरा गुलाम आया और इसने ऐसे ऐसे किया। एक दूसरा बोला मैंने अपने गुलाम को तैयार किया। अब मुस्लिम ने इन लोगों की जानिब देखा और कहा सुभान अल्लाह, ए लोगो, तुम जानते हो कि मेरी और तुम्हारी मिसाल कैसे है? इस इंसान की मिसाल जिसे खूब मूसलाधार बारिश पहुंची हो। इसने पलट कर देखा तो इसे दो बड़े कवाड़ यानी दरवाजे नजर आए। इसने दिल में कहा अगर मैं इस घर में दाखिल हो जाऊं ताकि बारिश की इस तकलीफ से निजात मिल जाए, तो ऐसे घर में दाखिल हुआ जिस पर कोई छत नहीं थी। मैं तुम लोगों के पास बैठा कि तुम खैर और भलाई की बात कर रहे होगे, मगर तुम तो सिर्फ दुनियादार लोग हो। ये कहकर उनके पास से उठ खड़े हुए और चल दिए। यानी जब दीन के नाम पे दुनिया की बातें होने लगे, दीन की महफिलों में लोग ऐसी बातें करने लग जाएं कि आने वालों को अपने गुलाम और थर्ड क्लास लोग समझने लगे, तो बात ना बनेगी। तो बात यह है कि ये दुनिया और है जिसको आप और मैं देख रहे हैं, और वो दुनिया कोई और है। सवाल यह है कि दुनिया की मोहब्बत है मेरे में कि नहीं, इसकी क्या मज़ाहिर है, यानी मुझे कैसे पता चले कि मैं दुनिया की मोहब्बत में हूं। तो चंद जुमले नोट कर लीजिए। मुजाहरे होते हैं ना, लोग मुजाहरे करते हैं बैनर पकड़ पकड़ कर, तो ये दुनिया भी मुजाहरा करती है। कैसे? पहली बात है कि लोगों का दुनिया में इन्हिमाक तो देखिए, इंडल्जमेंट, इन्वॉल्वमेंट छोटा लफ्ज है, अब इंग्लिश इनको आती है, वो दोनों का फर्क जानते हैं। टू इन्वॉल्व और टू इंडल्ज में फर्क है। ये वही है जो कल पीछे आपको नहीं बताया सूरत फत में फी और अला का फर्क। लोग इस दुनिया में डूबे पड़े हैं, किसी को नहीं पता तो मैं बता दूंगी बाद में। सर से पांव तक, गोडे गोडे नहीं, गिट्टे गिट्टे नहीं, पेट नहीं, ये गर्दन तक तौक पड़े हुए हैं आज दुनिया के, मगन पड़े हुए हैं। फिर इसी तरह आखिरत के अमल से दुनिया की तलब है, ये तो बदतरीन अमल है। काम बजाहर कर रहे होते हैं आखिरत वाले, लेकिन तलब दुनिया है। कबीख बात है और बदतरीन बात है कि लोग दीन का नाम लें और अपनी दुनिया बनाएं। अल्लाह बचा के रखे ऐसे दीनदारों से, मुझे भी और आपको भी। फुज़ैल बिन अय्यास कहते हैं मैं तबला और बांसुरी बजाकर दुनिया कमा लूं, ये मुझे पसंद है, इससे कि मैं दीन के बदले में दुनिया खाऊं। और आप देख लीजिए आज दीन तो दुनिया, दीनदारी तो दुकानदारी बनी है। ये उम्मत क्यों नहीं जुड़ रही? हर एक दीनदारी को दुकानदारी के लेवल पे लेके बैठा है, इल्ला माशाल्लाह। आज भी उलमाए सू भी हैं और उलमाए हुसनी भी हैं, बहुत प्यारे हैं। चंद लोग हैं, चंद कह लीजिए लोगों ने मछलियों को और जल को गंदा किया हुआ है, चंद मछलियों ने जल को गंदा किया हुआ है, अक्सरियत अच्छे उलमा की है माशाल्लाह, जिनके भी आप अपने इर्द गिर्द नाम सुनते होंगे। लेकिन कुछ है नोटों की अपने ऊपर बेलें करवाने वाले, अपनी जिंदगियों में अपने मजार और अपनी जगह बनवाने वाले, अल्लाह बचा के रखे। तो ये चीज आज आपको दिखती है तो समझ लीजिए। फिर इसी तरह आसाइश पसंदी और ऐश पसंदी, ये इस बात की दलील है कि लोग हुब्बे दुनिया का शिकार है। हजरत माज बिन जबल कहते हैं अल्लाह के नबी ने कहा खबरदार आसाइश पसंदी से बचकर रहना, बेशक अल्लाह के नेक बंदे नेमत कोश नहीं हुआ करते। फिर इसी तरह माल और जाह की मोहब्बत, आज देख लीजिए दीन के नाम पर भी कहते हैं कि मुझे ओहदा क्या मिलेगा, मेरा नाम क्या होगा, मेरा आपके इधर इस मस्जिद में मैं क्या हूं, मैं स्तीरे में हूं कि नहीं, मैं वो फर्स्ट लीडर हूं और मैं चेयरपर्सन हूं कि नहीं। और सूरह कसस आयत 83 लिख लें, जाकर पढ़िएगा। तिल्क दारुल आखिरतु नजलुहा लिल्लज़ीना ला युरीदूना उलूवन फिल अर्दी वला फसाद। अल्लाह कहते आखिरत में बड़ाई उनको मिलेगी जो दुनिया में बड़ा नहीं बनना चाहेंगे। तो क्या पता चला कि जब आप इन चीजों में खो जाते हैं तो मान लीजिए कि आप दुनिया की मोहब्बत में हैं। और अल्लाह के नबी ने फरमाया था दो भूखे बेड़ियों को बकरियों के रेवड़ में छोड़ दिया जाए ना, तो इतना नुकसान नहीं वो करेंगे, कितनी को भेड़े खा लें, कितनी को बकरियां खा लेंगे। जितना माल और मर्तबे की हिरस इंसान के दीन को खराब करती है। अगला सवाल लिखिए कि दुनिया की मोहब्बत के असबाब क्या है, व्हाट आर द असबाब, तो सभी समझते हैं सबब की जमा, क्यों दुनिया अच्छी लगती है, व्हाट आर द रीजंस बिहाइंड कि वी डोंट वांट टू लीव दुनिया। तो सबसे बड़ी बात तो ये कि इसकी जाहरी जीनत और हुसन है, चमकती बड़ी है, जैसे शोकेस में सजी चीज देखकर जवान बच्ची बच्चा कहते हैं लेके जाऊंगा जो मर्जी करो, कर्जे से ले दो मैंने लेना है, ये बुटीक में लटका हुआ हैंगी हुआ जोड़ा मैंने लेना, चाहे ये आप मुझे 10,000 का लेके दें। المال والبنون زینۃ الحیات الدنیا، المال والبنون زینۃ الحیات الدنیا. تو دنیا میں ظاہری چمک بہت ہے، اٹریکٹیو ہے، حلوون خوادیرتن، میٹھی گرین ہے، چمکتی ہے، رال ٹپکتی ہے اس کو دیکھ کر. اور مان لیجئے دل نہ قرآن سے جڑا ہو تو آج بھی آپ کے بھی دل میں پڑتی ہے، اچھی چیز دیکھ کر آتا ہے. پھر دوسری وجہ دل کا میلان، قدرتی طور پہ دلوں کے اندر دنیا کی محبت ہے. زجین الناس میں اللہ نے خود کہہ دیا حب الشہوات، کھبو دی گئی، مرغوب چیزوں کی محبت دلوں میں ڈال دی گئی. اور ابو ہریرہ کہتے ہیں بوڑھے آدمی کا دل دو چیزوں کی محبت پر جوان رہتا ہے، ایک زندگی اور ایک مال کی محبت. اللہ کے نبی کی روایت ہے، صحیح مسلم میں جا کر دیکھنا چاہیں تو دیکھیں 1046 نمبر کی. بوڑھوں کو آج دیکھیے وہ کیسے بال رنگ کے بیٹھے ہیں، وہ کیسے اپنی چوریاں کو ہٹا کر وہ کہتے ہیں ابھی بھی میں جوان ہوں، آج بھی بیگم کو تانا دیتے ہوں گے کہ ابھی بھی میں لے آؤں گا. اور سچی بات ہے، آپ ناروے سے جائیں آپ کو پاکستان میں ایک نہیں دو مل جائیں گے 18-18 کی. پیسہ کتنا ہے آپ کے پاس، آپ میں کیا خوبی ہے؟ یاد رکھیے بڑھاپے میں تو دل اللہ کی طرف لگی جانا چاہیے. اور حضرت انس رضی اللہ عنہ اللہ کے نبی کی بات کہتے ہیں کہ ابن آدم بوڑھا ہوتا جاتا ہے اور اس کی دو چیزیں جوان ہوتی رہتی ہیں، ایک عمر اور ایک مال پر حرص، ایک مال اور ایک عمر میں حرص. دیکھ لیجئے بوڑھے جتنا مال کو سینتے اتنا بڑے تو نہیں، دیتے ہی نہیں. جائیداد میں بیٹیوں کو حصہ نہیں دینا، بیٹوں کے نام کر دو، اس کو کر دو، وہ کر دو. اور اللہ کے نبی نے سچ کہا تھا، انس بن مالک سے یہ روایت ہے کہ اگر ابن آدم کے لیے سونے کی ایک وادی ہو تب بھی دوسری وادی کی خواہش کرے گا، اور اس کا منہ تو مٹی ہی بھرے گی، اور رجوع اللہ کرنے پر ہی رجوع، یعنی اللہ تعالیٰ رجوع کرنے والے پر ہی رجوع فرماتے ہیں. جب میت کو دفن کرتے ہیں نا تو تھوڑی سی مٹی تو گرتی ہوگی، وہ مٹی سے پیٹ بھرے گا جا کر، اس سے پہلے تو نہیں لگتا. پھر اگلی وجہ لکھیے کہ دنیا کو آخرت پر ترجیح دیتے ہیں لوگ. بل تؤثرون الحیاۃ الدنیا والآخرۃ خیر وابقا، یہ ہے سبب، آخرت تو بہت پیچھے ڈال دی اور باقی چیزیں آگے رکھ دی. دیکھی جائے کہ دنیا تو نقد ہے اور آخرت تو ادھار ہے، آج یہاں جو کر رہے ہیں کل وہاں جا کر دیکھنا ہوگا. اتنا خوبصورت اس پہ قول ہے، آپ کو انشاءاللہ در قرآن کے بعد ہم ایک شارٹ کٹس دینے والے ہیں آپ لوگوں ہی کی فرمائش پہ، تو وہاں اگر آپ کہیں گے تو میں آپ کو اور بھی اقوال سنا دوں گی جو اتنے حسین قول ہیں کہ پڑھنے کے بعد تو دنیا واقعی مٹی کی لگتی ہے جس کے اندر آپ اور میں جی رہے ہیں. نہ گوڈوں میں جان، نہ گٹوں میں جان، نہ چلے کھائیں تو ہضم نہ ہو، پہنے تو سجے نہ، لیکن پھر بھی دنیا کی محبت نہیں ختم ہوتی. تو بات یہ ہے کہ جب تک آپ کے میرے دل سے دنیا کی محبت نہیں کم ہوگی، حب دنیا اور کراہیت الموت ختم نہیں ہوگی، آج مسلمان کو بھی موت نہیں اچھی لگتی آپ کو پتا، تب تک ہم بچیں گے نہیں. یہ وہن آ چکا ہے دین کے نام پہ، ہم سست وہن سستی کو کہتے ہیں. ان اوہن البیت، آپ سورۃ عنکبوت میں مکڑی کے گھر کے لیے اوہن پڑھ چکے، سپرلیٹیو ڈگری ہے. تو دنیا کی محبت اپنی جگہ، پھر جب اس کو آخرت پہ ترجیح دیتے ہیں تو اس کے دو بڑے سبب ہیں، ایک آپ کے ایمان اور دین میں خرابی ہے اور ایک عقل میں خرابی ہے. ایک اور سوال لکھ لیجئے کہ دنیا کی محبت کا نقصان کیا، کیا فرق پڑتا ہے؟ یہ آپ کے بچے آپ سے پوچھیں گے ماما کیا ہے، اتنا کچھ تو ہے بابا، اتنا کماتے ہیں تو اگر میں افورڈ کر سکتا ہوں اور کر سکتی ہوں تو کیا حرج ہے اور کیوں نہیں. تو چند جملے لکھیے کہ دنیا کی محبت کے نقصانات کیا ہیں، کیونکہ ہم اسے دھوکہ کھا جاتے ہیں. اور پھر حقیقت یہ ہے کہ اس کے بعد ہمیں پتہ ہی نہیں چلتا. تو سب سے بڑی وجہ جو آج کی میں تھیم حدیث بھی رکھ لیتی تو بھی ٹھیک تھا آپ کے لیے، کہ دنیا کی محبت ہر برائی کی جڑ ہے. اللہ کے نبی نے فرمایا تھا کہ حب الدنیا راس کل خطیہ، ہر خطا جو ہے دنیا کی محبت سے. اس جملے کو ابھی لکھ کر چھوڑ دیں، بعد میں آپ اپنے ارد گرد ساری چیزوں کو جمع کر کے دیکھیں گے تو آپ کو سمجھ آ جائے گی کہ یہ بات کتنی سچی ہے. لیکن ایک کال ضرور سناؤں گی امام ابن قیم ہی کا، یہ بھی کہتے ہیں کہ آخرت کی تیاری کے لیے کنجی یعنی چابی کیز کیا ہے، امیدوں کا کام کرنا. اور خیر اور بھلائی کی کنجی، آپ کو تو مجھے یہ چاہیے نا، اللہ کی ذات اور آخرت کے گھر میں رغبت رکھنا ہے. اور ہر خرابی کی کنجی، یہ ہے آپ کا موضوع، دنیا کی محبت اور لمبی امیدیں ہیں. علم کے ابواب میں سے یہ ایک بہت بڑا اور سب سے بڑھ کر فائدہ مند باب ہے کہ انسان خیر اور شر کی کنجیوں کی معرفت حاصل کرے، اور اس کی معرفت حاصل کرنے اور اس کا خیال رکھنے کی ہمت صرف اس انسان کو ہو سکتی ہے جو بڑے نصیب والا ہو اور اسے توفیق سے نوازا گیا ہو. اس لیے کہ اللہ سبحانہ تعالیٰ نے ہر ایک خیر اور شر کے لیے چابیاں بنائی ہیں، اور وہ دروازے بنائے ہیں جن سے इनमें दाखिल हुआ जाता है। तो आज खुद से पूछिएगा कि मैं खैर की चाबी हूँ कि शर की चाबी हूँ। दूसरी वजह, दुनिया की मोहब्बत कुफर और मासी में ले जाती है, यानी आपकी हर बुराई के पीछे दुनिया की मोहब्बत, ये पहली बात हुई। दूसरी क्या है कि दुनिया की मोहब्बत आपको कुफर और गुनाह करने तक ले जाती है। और अबू हुरैरा से ये रिवायत अल्लाह के नबी ने फरमाया, सही मुस्लिम की रिवायत है, आप जाकर देखिए 118 में आपको मिल जाएगी, कि फितनों के जाहिर होने से पहले जल्दी जल्दी नेक अमल कर लो। ये तो आज के इस दौर के इंसान को कहा जा रहा है शायद, कि वो फितने जो अंधेरी रात की तरह छा जाएंगे, सुबह आदमी ईमान वाला होगा शाम को काफिर, या शाम को ईमान वाला होगा सुबह को काफिर, और दुनियावी नफे की खातिर अपना दीन बेच डालेगा। दिख रहा है आपको आज कहां कहां ये सौदे हो रहे हैं, मुझे कुछ कहने की जरूरत नहीं है। इब्ने तैमिया रहमतुल्लाह फरमाया करते थे, और काफिर भी इस जरर के वजूद को जानते हैं कि दुनिया में खो जाने की वजह से आखिरत में जो तकलीफ होगी, मगर इसे इस दुनिया में जल्दी मिल जाने वाली चीज की मोहब्बत उभारती है। यानी कुफार को भी पता है कि अगर हम दुनिया में ज्यादा खोएंगे तो हमारी आखिरत बिगड़ेगी, और सूरह नहल की आयत 106 और 109 तक वो इसके दलील में बताया करते थे। तो इस दुनिया को पीछे कीजिए। हमारे असलाफ में से कोई कहता था, दुनिया मैंने तुझे तलाक दी, ऐ दुनिया मैंने तुझे तलाक दी, मैंने तुझे 3 तलाकें दे दी, मेरी जान छोड़ दे। और इतना कुरान पढ़ पढ़ा के ये दुनिया अगर मेरी जान ना छोड़े तो फिर मुझे भी तोहफ है अपने ऊपर। अल्लाह ऐसे लोगों के लिए शायद कहता है कि ज़ालिका बिअन्नहु मुस्तहब्बुल हयात दुनिया लिल आखिरा, ये इसलिए कि इन्होंने दुनिया की जिंदगी को आखिरत से ज्यादा महबूब रखा। आज हम ऐसे ही हैं, उम्मत मुस्लिमा को डंग लग गया। आपने फरमाया मेरी उम्मत को ख्वाहिशात लड़ जाएंगी, जैसे कुत्ता किसी को काटता है तो बावला होता है ना, तो मेरी उम्मत का फितना माल है। ये भी हदीस लिख लें, मेरी उम्मत का फितना माल है। अल्लाह ने बता दिया आखिरत में ऐसे ही लोगों को वईदें दी जाएंगी। और फिर एक और वजह लिख लीजिए, आखिरत से पहले दुनिया में अजाब मिलेगा। दुनिया जिसकी बनी उसकी आखिरत कुछ ना कुछ तो बिगड़ेगी। इब्ने कय्यिम फरमाया करते थे, दुनिया से मोहब्बत करने वाले लोगों में सबसे ज्यादा सख्त अजाब होता है। इसे 3 बार मुख्तलिफ तरह से अजाब मिलता है। कैसे? पहले तो अपनी दुनिया में चीजों को खोने पाने के लिए तड़पता है। आज भी देखिए, मामा लेके ही रहना है, ये छोड़ना नहीं, मियां बीबी में लड़ाई झगड़े होते हैं, कहते पहले इस दुनिया को लेने में झगड़े होते हैं, ये है एक अजाब। देखिए आज शोहर बीबी के झगड़े नहीं है, ये 50,000 का जोड़ा पहन के करोगी क्या तुम? नहीं, मेरी इज्जत का मसला है, झगड़ा। फिर कहते हैं और बरज़ख में इन चीजों के छूट जाने पर हसरत और अफसोस का दूसरा असर, कब्र में आप ये कोई पेटी का संदूक और कपड़ों का जोड़ा और पूरी वार्डरोब तो नहीं डाल देंगे, तो फिर हसरत होगी, हाय उसकी और उसकी महबूब चीज के बीच में एक रुकावट आ गई, क्योंकि इंसान अपने महबूब के साथ जमा होना पसंद करता है। तो दुनिया कब्र में तो नहीं जाएगी, ये दूसरा अफसोस होगा, वहां हसरतें होंगी और उसकी रूह को तड़पाएंगे और कीड़े मकोड़े और मट्टी इसके जिस्म पर काम करेंगे और इसे खा जाएंगे। ये इमाम इब्ने कय्यिम कह रहे हैं, मैं तो नहीं कह रही। और कहते हैं फिर तीसरी तकलीफ दुनिया के तलबगार को मिलती है, दुनिया से मोहब्बत करने वाले को, उसकी कब्र में अजाब की सूरत में। और उस दिन भी जब अजाब होगा, जब वो अपने रब से मुलाकात करेगा और अल्लाह ताला फरमाएगा, फला तो जिब काम वाल हूं वला औलाद हूं इन नमा युरीदुल्लाहु लियुअज़्ज़िबहुम बिहा फिल हयात दुनिया व तज़हक अनफुसुहुम व हुम काफिरून। सूरह तौबा 55, तर्जमा जाकर खुद देखिएगा। अल्लाह न करे कि हम दुनिया से जा रहे हो तो हमारी रूह चिपकी हो। आप देखिए कि रूह उसकी आसानी से निकलती है जिसने पहले ही खुद को डिटैच कर लिया दुनिया से। चिंगम लगी होती है ना तो बाल खिंच जाता है, तो दर्द होती है। अपनी रूह को पहली दुनिया से अलग कर दें, ताकि मौत के वक्त में बस आपको प्यार से जान निकल जाए। वन नाजियाती गर्का नहीं हो, वन नाशिताती नश्ता हो। तो मोमिन चूंकि पहले डिटैच है, उसको कुछ नहीं होगा, और काफिर की तो दिल जान दुनिया में पड़ा होता है, उसको तो अपनी माल दौलत प्यारे होते हैं, इसलिए फिर उसको मुश्किल होती है। तो जरूरत है इस बात की कि इन चीजों को नाफरमानियों से लिया, फिर तो और बात है। अब इसमें वो कोई बातें नहीं है, जो सारी बात जो सुन चुके हैं, जो आज सुन रहे हैं, वो पिछला भी सुने, ले सकते हैं, हलाल जायज है, मना नहीं है, लेकिन दुनिया की मोहब्बत का मौजू अपनी जगह, अपनी जगह आपके मेरे दिल को परेशान करने वाला टॉपिक है। फिर इसका एक चौथा सबब लिखे कि आखिरत से गफलत, यानी दिल की आखिरत से गफलत और अमल में कोताही का सबब होती है। जितनी दुनिया बनेगी उतना आप आखिरत से गाफिल होंगे। فرمایا جس نے دنیا سے محبت کی اس کی آخرت کے لیے نقصان دہ ہوگی، اور جس نے آخرت سے محبت کی اس کے لیے دنیا تکلیف دہ ہوگی، بس چاہیے کہ تم باقی رہ جانے والی چیز کو فنا ہونے والی پر ترجیح دے دو. ابو موسیٰ الاشعری سے روایت ہمیں اللہ کے نبی کی پہنچی مسند احمد میں، اور صحیح روایت ہے ناصر الدین البانی کے تھرو. ایک ایک روایت چیک کی ہوئی ہے جو آپ کے ساتھ شیئر کر رہی ہوں، مبالغہ نہیں دیتی آپ کو، ادھر خوش فہمی بھی نہیں اور نہ میرا اپنا کوئی اس میں اپنی میری کوئی رائے ہے. ضرورت ہے اس بات کی کہ ہم آج ہی اپنے آپ کو دیکھیں آخرت کے لیے بھولے ہوئے. آگے ہم پڑھیں گے انشاءاللہ ساخون الذین فی غمرۃ ساخون، بھولے ہوئے لوگ، دنیا کی محبت دنیا نے ان کے دلوں کو ڈھانپ دیا، بے ہوش ہیں، غافل ہیں. اور سورت کہف 28 میں لکھ لیجئے کہ من اغفلنا قلبہ عن ذکرینا واتبع ہواہ وکان امرہ فرطا. تو یہ دنیا آپ کو آخرت سے غافل کرتی ہے، کیونکہ دنیا اتنی اچھی بن گئی. دیکھیں نا آج آپ کا گھر اتنا کمفرٹیبل ہے، مجھے ایک بچے کی بات نہیں بھولتی، اس نے کہا نہیں آئی ڈونٹ وانٹ ٹو گو ٹو جنہ کیونکہ میرا گھر ہی بڑا پیارا، آئی لائک مائی روم، آئی لائک مائی ٹوائز، مجھے اپنا فون، مجھے نہیں چاہیے جنت. ایک بچہ اپنی ماں کو، ینگ بچہ کہتا ہے موم واٹ آر یو ڈوئنگ، یو آر ٹاکنگ ٹو جسٹ لائک ان سین فرینڈ، ہر وقت اللہ اللہ کی باتیں کر، آئی ڈونٹ نیڈ اٹ، آئی ہیو مینی فرینڈس ہیئر اور آئی ڈونٹ وانٹ ٹو گو ٹو جنہ. یہ ماں نے مجھے خود سنایا، واللہ ہی میرے گناہگار کانوں نے ایک ماں سے سنا. اللہ اس بچے کو بھی ہدایت اور ماں کے سینے کو ٹھنڈا رکھے. کہنے لگا کہ اماں مجھے تو نہیں جنت میں جانا، کیوں؟ کہنے لگا وہاں بھی آپ جا کے کہیں گی نماز پڑھو. ماما یہ بتاؤ وہاں میوزک ہوگا، وہاں پارٹیز اور وہاں فن ہوگا؟ یہ نہیں، اچھا آئی ڈونٹ وانٹ ٹو گو دیئر، آپ جائیے، یو شوڈ گو الون. یہ بچہ بولتا ہے، مسلمان ماں کا بچہ بولتا ہے. آپ کیا باتیں کرتے ہیں؟ آپ کی نسل جس دنیا کی گلاسز کے ساتھ اس دنیا کو دیکھ رہی ہے، بڑی مشکلات میں پڑنے والے ہیں آگے والے دور کے مسلمان. تو یہ غفلتوں کے پردے، خواہشوں کے پردے ہوتے ہیں، اس کو کھرج کے نکالیں. اور اس کے لیے ماں باپ کو آج صبر کرنا پڑے گا. ایک دن کھلائیے تو ایک دن بھوکا رکھیے، ایک دن نیا دیجئے تو ایک دن پرانا دیجئے. کبھی پرانے کپڑے خرید کے بچوں کو عید پہ پہنائیں، کبھی پرانا ذرا ایکسپائرڈ کھانا ایک دو دن پرانا کھلائیے، کچھ نہیں ہوگا، اللہ کی رحمت سے کچھ نہیں ہوتا. لیکن ادھر تو آپ یوں اپنے اس گرین یلو بیگ اور گرین بیگ میں بھرتے ہیں کہ نہیں 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 یہ میرا بچہ بیمار نہ ہو جائے، اس میں جرمز ہو گئے. تو یہ جو آخرت کے جرم، جو آپ کو دنیا کی محبت کے جرم دکھتے ہیں، ان کا کیا کریں؟ اللہ کے نبی نے فرمایا تھا درہم اور دینار کا بندہ ہلاک ہو جائے، اگر اسے دیا جائے تو خوش ہو اور نہ دیا جائے تو ناراض ہو. کہ آج ہمارے بچوں کی یہ تصویریں نہیں بن گئی؟ ایک بات نہ ماننے پھر دیکھیے آپ آئیڈیل موم نہیں رہتی، اور آپ تو بالکل بھی اچھے باپ نہیں رہیں گے اگر آپ اپنے بچوں کی ایک بات پہ چوٹ تو ڈالیں. اس کو 10,000 کا فون چاہیے، آپ 10,000 کے لے کے دیں گے، 8 کا لے دیا تو یو آر ناٹ گڈ موم. کس طریقے سے اپنے بچوں کو ہم ہتھیلی کے چھالے بن کے پال رہے ہیں؟ اللہ ہم سب پہ اپنا رحم کر دے، اور پھر نرم گدے اور گرم بستر اور گرمی کے کپڑے اور بہار کے اور خزاں کے، اور کیا ہو گیا ہمیں؟ ہماری ضرورتیں کیوں نہیں پوری ہوتی؟ لائیے آج بھی 2,000-3,000 میں پورا مہینہ گزارا کر کے دیکھیں، خواہشوں پہ بس پاؤں رکھ لیں، اگلے کپڑے نہ خریدیں، بہت ہیں مرنے تک، میرے پاس تو کپڑے بہت ہیں الحمدللہ. اور آپ کا بھی اکثر کا یہی حال ہوگا. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ ہمارے دلوں کو کھول دے. اور یاد رکھیے اس میں درجے ہوتے ہیں، اتنے خوبصورت اقوال ہیں اس میں، یقین کریں کہ ان کو، اور یہ صحیح اوتھینٹک رائے ہیں جو ساری بتاتی ہیں آپ کو، کہ آپ کو مجھے لگے نا کہ یہ کوئی آج کے دور کی باتیں. کیونکہ بعض لوگ کہتے ہیں نہیں وہ فلاں تو یہ، فلاں تو ایسے، وہ تو کہتے سب کھاؤ. میں بھی کہتی ہوں سب کھائیں، سب پہنو، سب پہنے میں بھی کہتی ہوں، لیکن آج زندگی کے مقصد، ان چیزوں کو زندگی کا مقصد بنا کے اگر آخرت پہ نقصان ہے نا تو پھر مسئلہ ہے. دنیا بری نہیں ہے لیکن آخرت کی قیمت، آج کا ٹاپک بھی یہی ہے، دنیا بری نہیں لیکن آخرت کی قیمت پہ بری ہے. پھر ایک اور نقصان ہوتا ہے دنیا میں پڑھنے کا، وہ کیا کہ دل میں اللہ کی محبت سے رکاوٹ آ جاتی ہے، ایک مزاحمت آنے لگتی ہے آپ کے رب کے بیچ میں، رب کی محبت کے بیچ میں ایک پردہ آ جاتا ہے. شہوات اور خواہشات اور محبوب چیزیں بندے کو اللہ سے دور کر دیتی ہیں، دل ٹیڑے ہونے لگ جاتے ہیں. پتہ کیا چلا کہ جب دل میں دنیا کی محبت ہو نا، جو کہ انسان کو اللہ کی محبت سے دور کرتی ہے، تو پھر اللہ کی محبت نہیں آتی، چیزوں کی آتی ہے. آج نماز میں کس کا خیال آ رہا ہوتا ہے؟ نرم جائے نماز دیکھیے، نمازوں میں بھی اسی کے رنگ کو دیکھ رہے ہیں اور اسی کے ٹیکسچر کو دیکھ رہے ہیں. پھر اس طرح ایک اور نقصان ہے کہ ذکر الہی سے لذت اور سرور نہیں ملتا. جی سچ بات ہے، وہ چٹائی پہ نماز پڑھ کے جو سرور ملنا تھا، آج نرم گدے پہ اور نرم نرم جائے نماز اور مخملی جائے نماز پہ شاید وہ نہ ملے. اور اس کے اندر بہت ساری چیزیں، آپ صرف جائے نماز پہ ہی نہ لیجئے. پھر اس طرح ایک اور نقصان ہے کہ دائمی پریشانی اور فقر ہے. دنیا آپ کو ہمیشہ دکھی رکھے گی اور ہمیشہ آپ کی پوری کوئی نہیں پڑھنی. ما عالم من اقتصد، چار لفظ ہیں، کبھی بھی وہ شخص غریب نہیں ہوگا جو درمیانی چال چلے گا. اگر آپ کے آج تک حالات نہیں بدلے نا تو آپ کا خرچہ زیادہ ہے. مان لیجیے آپ کو سمجھ نہیں ہے, آپ ضائع کرتی ہیں یا آپ ایکسٹراز میں پڑ گئی, بس دو چیزیں ہیں, ورنہ اللہ نے کبھی کسی کو بھی بھوکا نہیں رکھا. فرمایا کہ جس بندے کا حال دنیا کی طرف ہے, یہ حدیث تو یقین کرے بندے کو ہلا دیتی ہے. آپ نے فرمایا جس نے اس حال میں صبح کی کہ اس کی بڑی فکر دنیا ہو, سب سے بڑا فکر صبح اٹھ کے دنیا ہو مثال ہے, تو اللہ تعالیٰ اس کے ساتھ کیا معاملہ کرتا ہے, اس کے جمع کیے ہوئے کاموں کو منتشر کر دیتا ہے. اسکیٹرڈ تھاٹس, ڈپریشن, ذہن بکھرا ہوا ہے, دل خوش نہیں, اور مختاجی اس کی دونوں آنکھوں کے درمیان کر دیتا ہے, یا آپ کے آئی بروز کے بیچ کی جگہ میں لفظ مختاجی لکھ دیتا ہے, اور دنیا سے پھر بھی اسے اتنا ہی ملتا ہے جتنا اس کے نصیب میں لکھا ہوتا ہے. اور جس نے اس حال میں صبح کی کہ اس کی بڑی فکر آخرت کے بارے میں ہو, ماشاءاللہ آپ جیسے لوگ جو صبح اٹھتے ہی, اور اللہ برکت دے امریکہ اور کینیڈا سے سننے والوں کو کہ جو جلدی جلدی اپنی سہریاں سمیٹتے ہیں کہ ہمیں بارہ سننا ہے, اور باقیوں پہ بھی اللہ اپنی رحمتیں کرے. آپ کی صبح کی فکر آخرت کی ہے, مبارک ہو آپ کے دن میں برکت ہے. فرمایا اللہ ان کے دلوں کو غنی کر دیتا ہے اور اس کے ضائع شدہ کاموں کو جمع کر دیتا ہے, یعنی بگڑی ہوئی چیزیں خود ہی ٹھیک ہو جاتی ہیں کہ فرشتوں ٹھیک کر دو ان کی ٹوٹیاں اور ان کی چیزیں, یہ ان کے پاس وقت ہی نہیں ان کو کرنے کا. اور دنیا اس کے پاس ذلیل لونڈی بن کر آتی ہے. اس حدیث کو دل کی تختی پہ لکھیے گا. اور ابن قیم کہتے ہیں یہی حال ان لوگوں کا جن کی بڑی فکر یا ساری کی ساری فکر دنیا کے بارے میں ہوتی ہے. اور اللہ تعالیٰ آپ کو مجھے ایسا نہ کرے کہ وہ شخص کہ جس کے لیے فرمائے من کانت الاخرت ہمہ جعل اللہ غناہ فی قلبی, اللہ ایسے لوگوں میں کرے ہر وقت آخرت کی فکر کیا کرے. مومن رہتا ادھر ہے لیکن خیالات ادھر کے ہوتے ہیں, وہ بار بار کھو جاتا ہے. کوئی کام کرنے سے پہلے کہتا ہے میری آخرت پہ اس کا اثر کیا ہوگا, میں یہ کھا رہی ہوں, میں پہن رہی ہوں, میں یہ دے رہی ہوں, یہ میں لے رہی ہوں, یہ منا رہی ہوں, یہ میری زندگی, یہ میری آخرت میں کیا کرے گی. اور اللہ پھر کہتے وہ جمع لہ شم لہ واتتھل دنیا, اور دنیا ناک رگڑتی بھی, راقیمہ کا لفظ ہے حدیث میں, کہ جسے آخرت کی فکر ہے اللہ دل کو غنی کرتا ہے, اس کے بکھرے کام جمع کرتا ہے, اور دنیا ذلیل لونڈی بن کر آتی ہے. اور اس کے اپوزٹ جو ہوتا ہے وہ بالکل مختلف ہے دنیا دار کے ساتھ. تو ملنی آپ کو اتنی ہے, یہ بھی بتا دوں, جتنی نصیب میں ہے, چاہے آپ ادھر سے لیں یا ادھر سے لیں. پھر ایک اور نقصان ہوتا ہے, ذکر الہی سے غفلت آنے لگتی ہے. ابن قیم فرماتے ہیں دنیا کی محبت کا سب سے ادنا نتیجہ یہ ہے کہ اللہ کی محبت اور اس کی یاد سے بندہ غافل ہو جاتا ہے. جس دل میں ہر وقت مال کی فکر, کھانے کی, پکانے کی, خریدنے کی, وہ تو نماز میں بھی رکعتیں تک نہیں یاد رہتی, اللہ کہاں یاد آئے گا. اور فرماتے ہیں کہ شیطان اس کے دل پر سکونت اختیار کر لیتا ہے, پھر دل کو جدھر چاہے وہ موڑ دے. نماز میں بھی خیالات آتے ہیں آج کیا بناؤں اور کدھر جاؤں, اور بھی بڑے خوبصورت اقوال ہیں, لیکن اگلے پہ چلتے ہیں. اور وہ کیا کیسے بندے کا پھر دنیا ہی مقصود اور غایت بن جاتی ہے, دنیا دنیا, دل, دماغ, آنکھیں, سب کچھ. ابن قیم فرماتے ہیں جب کوئی دنیا سے محبت کرتا ہے تو یہی اس کا ہدف, یعنی گول, لائف کا گول کیا آپ کی ہے, دنیا, پہلے اپنی, پھر اپنے بچوں کی, پھر بچوں کے بچوں کی, ساری زندگی اسی میں کھو کھا کے چلتے, روتے ہیں تو بچوں کے غموں پہ روتے ہیں, ہنستے ہیں تو بچوں کی خوشیوں پہ ہنستے ہیں. ہماری تو ڈکشنری بدل گئی. تو ضرورت یہ ہے کہ ہم اپنے آپ کو سیدھا کریں. اور سورت خود کی آیت 15-16 بھی جا کر پڑھ لیجئے گا تو آپ کو اور بھی بات سمجھ آ جائے گی. سورت بنی اسرائیل کی آیت 18 پڑھ لیجئے گا تو من کان یرید العاجل اجلنا لہ فیہا ما نشاء, دنیا چاہنے والے کو بھی اتنا ہی ملے گا جتنا اللہ نے اس کے نصیب میں رکھا ہے. اور سورت شورہ کی آیت 20 تو ابھی آپ نے ریسنٹلی پڑھ لی, یہ کھیتی ہے, آخرت کی بیج لگائیے تاکہ وہاں آپ اکیلے اور خالی نہ رہ جائیں. اور پھر اسی طرح سے نیکسٹ پہ چلیے, اجر سے محرومی اور عمل کا ضیاع. دنیا سے کہ کئی اجر ضائع ہو جاتے ہیں اور جو عمل کرتے ہیں وہ بھی نہیں کر پاتے. اب ڈیٹیلز کا وقت نہیں, صرف ہیڈنگز بول دوں گی تاکہ آپ بعد میں اس کو پھر تھوڑا سا وقت دیں. پھر ایک اور دیکھیے, سرکشی آنے لگتی ہے, بغاوت, کلا ان الانسان لیطغی ان رآہ استغنی, ایسا بندہ باغی ہو جاتا ہے. ایسے بندے کو اپنی کوئی چیز ایسی نہیں لگتی کہ جس سے وہ واقعی اللہ کے آگے بنے, الا ماشاءاللہ جس کو دنیا ملی اور اس کے باوجود بھی وہ مطمئن ہے, خوش ہے, الحمدللہ. لیکن اکثریت سرکش ہوتی ہے, پھر گاڑی زمین پہ تھوڑی چلتی ہے, لوگوں کے دلوں پہ چلتی ہے, کیونکہ بہت بڑی گاڑی ہے, بڑی مہنگی گاڑی ہے. پھر پین نہ اوڑھنا دوسروں کو دکھانے اور جلانے کے لیے بننے لگتا ہے, اور انسان سرکش ہو کر کہتا ہے کون ہے جو مجھے دیکھے گا, میں کر لوں گا, میں بڑے باپ کا بیٹا ہوں, مجھے نہیں کوئی روک سکتا. اور یاد رکھیں اللہ کے نبی کی وہ حدیث آپ کے لیے بھی ہو سکتی ہے کہ دو لوگ بڑے حریص ہوتے ہیں جو کبھی بھی سیراب نہیں ہوتے، ایک علم کا طالب، اللہ مجھے آپ کو اسی میں کر دے، منہومانی لا یشبعانی، ایک طالب علم و طالب الدنیا، اور دوسرا دنیا کا طالب. علم جتنا آتا ہے اتنا اور لینے کو دل کرتا ہے، اور یہ میں آپ لوگوں کی گواہی دے سکتی ہوں، صبح میں بھی ہوتے ہیں اور شام کو بھی ہوتے ہیں، اور سارا سال بھی ہوتے ہیں، رمضان میں بھی ہوتے ہیں اللہ تعالیٰ. اور ایسے اور بھی بہت سارے ٹیچرز کے ساتھ لوگ ہوں گے، لیکن جو نہیں سنتا اس کو تو ایک گھنٹہ سننا مشکل ہو جاتا ہے. اب سوال یہ روز آ رہے ہیں کہ دورے قرآن کے بعد کیا ہوگا؟ اللہ کے بندو، اللہ آپ کی اور حرص بڑھا دے. عید کے دن کو لیکچر ہوگا؟ اب میں آپ سب سے شرمندہ ہوتی پھروں گی کہ میں تو کر لوں گی تو ایڈمن کہاں سے لاؤں گی، ان کے گھر والوں نے تو پتہ نہیں کیا بین کر دینا مجھے. میں تیار کر لوں، آ جائیں گی. چلے بھائی، یا ناروے سے تو ایڈمن راضی ہیں، اللہ آپ کو آباد رکھے، اللہ تعالیٰ سب سے راضی ہو جائے. پھر ایک نقصان اور لکھیے، دین کے بدلے دنیا کی تجارت شروع ہو جاتی ہے. پھر انسان کو جو دین خریدنا تھا اس کی جگہ دنیا خریدنے لگ جاتا ہے. آپ نے فرمایا کہ پھر انسان دنیا کے نفع کی خاطر اپنا دین بیچ ڈالے گا. پھر اگلا نقصان کیا تھا کہ اللہ پر بغیر علم کے بات اور دین میں بدعت شروع ہوتی ہیں، اور اس پہ تو میں ضرور دو لفظ بول دوں، آج یہی ہے میڈیا کے نام پہ بھی جو آپ کو پیش کیا جا رہا ہے وہ یہی ہے، بغیر علم کے باتیں ہو جائیں گی اور دین میں نت نئے گا، یہ کر لو تو بچ جاؤ گے، یہ کر لو گے تو اتنا ثواب، یہ کر لو گے تو اتنا ثواب، اور پھر نتیجے یہی نکلتے ہیں جو آپ سب دیکھتے ہیں. پھر شہوات اور شبہات جمع ہو جاتے ہیں، نفس پہ غلبہ شیطان کا ہونے لگتا ہے، سچائی کا چہرہ بدل دیا جاتا ہے. فخلف من بعدہم خلف ندا الصلاۃ واتبعوا الشہوات، لکھ لیں سورۃ مریم 59. پھر وہ نمازیں بھی گئیں اور سب گیا، اور بس رسم رسم رسم، اور کبھی کوئی بیمار ہوا تو چار سہیلیوں کو بلا کر تو کچھ پڑھ کے درود اور کچھ اس طرح کے کر کے حلوہ پوڑی کھلا دو اور دہی بڑے کھلا دو، پیزا بنا لو، دین کھیل بن جاتا ہے. پھر 14th نقصان دنیا کی محبت کا، امر بالمعروف اور نہی عن المنکر کے لیے وقت ہی نہیں ہے. آپ کے پاس وقت ہوگا، ہمارے پاس نہیں ہے، جائیے پلیز. کہتا تو کوئی نہیں الحمدللہ، سوچتے تو بہت ہوں گے، فارغ ہے نا، اور کیا کریں گے، بڑے فارغ بھی بیکار بازاروں میں دھکے کھاتے دیکھیں. اور جہاد فی سبیل اللہ ترک ہو جاتا ہے، اور اس کی دلیل تو سورۃ توبہ کی 38 آپ لکھ لیں، یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم انفروا فی سبیل اللہ ساقلتم الی الارض ارادیتم بالحیات الدنیا من الاخرہ. چلو کوئی بات نہیں، فما متاع الحیات الدنیا فی الاخرہ الا قلیل. اے ایمان والو، تمہیں کیا ہو گیا ہے جب تم سے کہا جاتا ہے کہ چلو اللہ کے راستے میں کوچ کرو تو تم زمین سے لگ جاتے ہو؟ کیا تم آخرت کے عوض دنیا کی زندگی پہ راضی ہو گئے ہو؟ سنو، دنیا کی زندگی تو آخرت کے مقابلے میں بہت کم ہے. اور حضرت ابو سعید کہا کرتے تھے کہ اللہ کے نبی نے فرمایا، تم میں سے کسی ایک کو لوگوں کا خوف حق بات کہنے سے نہ روکے جبکہ اس نے اس حق بات کو دیکھا ہو یا اس کا مشاہدہ کیا ہو، بے شک حق بات کہنا نہ ہی اسے موت کے قریب کرے گا نہ اس کے رزق سے اس کو دور کرے گا، اور حق بات کہے اور عظیم ذات کو یاد رکھے. مجھے اللہ اس کی توفیق دے، اس زبان سے ہمیشہ حق نکلے، نہ میری مرضی نہ آپ کی مرضی، اللہ اور اس کے رسول کی مرضی. پھر 15th نقصان کیا ہے کہ نصرت الہی میں تاخیر ہو جاتی ہے اور ہیبت اٹھ جاتی ہے. جی، یہ جتنے آپ اتنے رومانٹک واقعات اور اتنی باتیں پڑھتے ہیں نا کہ اللہ کی مدد آئی اور جنگوں میں فرشتے اترے اور یہ آیا، یہ سب تب ہوتا ہے جب دنیا کو پیچھے ڈال دیں، دنیا سامنے اور پیٹ میں اور سامنے رکھ کر قرآن پڑھائیں، کوئی مدد نہیں آئے گی. اور مسلمانوں کو آج اس پہ غور کرنا ہے، ہمارے کام کیوں نہیں ہو رہے؟ آپ نے فرمایا کہ لوگ، دنیا کی قومیں تم پر چڑھ آئیں گی تمہیں کھانے اور ختم کرنے کے لیے، جیسے کھانے والوں کو کھانے کے پیالے پر دعوت دی جاتی ہے. صحابہ نے کہا، اللہ کے نبی، کیا ہم اس زمانے میں کم ہوں گے؟ کہا، نہیں ہوگے کثرت سے، مگر سیلاب کے اوپر چھائے ہوئے کوڑ کباڑ کی طرح ہو جاؤ گے، خس و خشاک بن جاؤ گے. اللہ تمہارے دشمنوں کے سینوں سے تمہاری ہیبت اور روب نکال دے گا، ہے سچ؟ اور اللہ تمہارے قلوب میں وہن ڈال دے گا. کہا، وہن کیا ہے؟ فرمایا، حب الدنیا وکراہیت الموت. یہی پڑھ رہے ہیں آج عرب میں. اور پھر 16th نقصان لکھیے، دنیا اور آخرت کا خسارہ ہو جاتا ہے، نہ دنیا ملی نہ آخر. وہ کہتے ہیں نہ وصال سنم ملا اور نہ کچھ اور ملا، پتہ نہیں کیا بات ہے. دنیا بھی گئی، آخرت تو بگڑنی ہی تھی. हसन कहते हैं कि हाल ये हो गया कि हर इंसान उस चीज में मशगूल है जो उसके लिए अहम है, और जिस इंसान के जहन पर किसी चीज का भूत सवार हो जाता है वो इसका बहुत ज्यादा जिक्र करता है। और इसमें कोई शक नहीं कि जिस इंसान की आखिरत नहीं उसकी कोई दुनिया नहीं, और जो इंसान अपनी दुनिया को आखिरत पर तरजीह देता हो वो दुनिया में भी खसारा उठाता है और आखिरत में भी इसके लिए घाटा ही घाटा है। और 17वां नुकसान लिखिए, 17th पॉइंट, पेट की पूजा और दिल की मौत। जी, अल्लामा इब्ने जौज़ी कहा करते थे, दुनिया से मोहब्बत करने वाले की मिसाल ऐसे है, अगरचे वो इबादत में खुद को थका देने वाला हो, यानी जितनी मर्जी इबादत करे, नोट कीजिएगा, कुछ लोग इबादत बहुत करते हैं फिर भी दुनिया से दिल से दुनिया की मोहब्बत और नाजायज मोहब्बत नहीं जाती, कहते हैं चाहे वो इबादत में खुद को थका दे, जैसे धान बोने वाले की मिसाल है जो अपना एक पांव उठाता है तो दूसरा रखता है मगर अपनी जहां से हिटता नहीं। यानी जब भी फसल डाली जाती है ना तो किसान कितनी मेहनत करता है, ऐसे ही वो इंसान भी है जिसका दिल दुनिया की मोहब्बत में मशगूल हो और इसके अज़ा अल्लाह की इबादत में मशगूल हो, आप उसे देखेंगे कि वो तमाम उम्र अपने जाहिर के एतबार से अल्लाह की कुर्बत हासिल करने की कोशिश करता है मगर वो दिल से इसे दूर हो रहा होता है। अल्लाह इन लोगों को मेरे नाम ही ना याद रह जाए, बड़ी अच्छी बातें करते थे और बड़ी अच्छी तजवीज थी और बड़ी प्यारी दुआएं थी और बड़ा प्यारा दर्स था और बड़ी अच्छी तफसीरें थी। कहते हैं बाजार सारी जिंदगी ये नेकियों के काम कर रहे होते लेकिन इनके दिल दुनिया से दूर नहीं होते। और फिर आखिरी बात के बुरा खात्मा होता है, खात्मा बिस्सू होता है उस बंदे का जिसके दिल में दुनिया भरी पड़ती है, दुनिया की मोहब्बत से गुजरना पड़ता है। अल्लाह आपको मुझे बचा के रखे और ऐसे बुरे अंजाम से बचा दे। अकल ऐसे बंदे की कायद कर ली जाती है, दिल पे काबू कर लिया जाता है, इसका नूर बुझा दिया जाता है और इस पर अपने पर्दे गिरा दिए जाते हैं। ना नसीहत असर करती है, ना वाज असर करता है और हिदायत की तरफ तो ध्यान ही कम जाता है। अल्लाह अकबर कबीरा। तो फिर इसका इलाज भी सुन लीजिए क्विकली, दुनिया की मोहब्बत का इलाज करने के लिए आपने 27वां पारा पढ़ना है पहले और एंड तक चलना है और अब इस कुरान को कभी भी नहीं छोड़ना। याद रखिए अल्लाह ने हर बीमारी की दवा रखी है, जिसने जान ली बीमारी की वजह, अब आपको 18 वजूहत बताई है, गालिबन 18 वजूहत बताने के बाद ये कैसे हो सकता है कि आपको इलाज ना मिला। अल्हम्दुलिल्लाह, शुक्र कीजिए डायग्नोज हो गया, डॉक्टर का शुक्रिया अदा कीजिए कि जिसने आपका टेस्ट करवा लिया और कर लिया और वो फिर जो हालत में से निकल आया। तो इसका इलाज क्या है कि दुनिया की हकीकत का पुख्ता इल्म हासिल कीजिए, और ये कुरान से आता है और हदीस से आता है दुनिया की हकीकत। फिर दूसरी बात है दुनिया की हकारत और जलालत को समझिए, इसके लिए आपको हदीस भी पढ़नी पड़ेगी और सलफ सालहीन जिसमें खास तौर पर सहाबा कराम के हालात और वाकयात पढ़िए। इसमें मेरे पास एक किताब भी है और भी हैं कुछ चीजें, हयात सहाबा के दरख्शा पहलू, एक एक करके बच्चों के साथ स्टोरी कल सुन लें, मेरा हाल 45 मिनट से एक घंटे का लेक्चर है, औरों की सुन लें, कुछ भी सुन लें, लेकिन इसके लिए आपको सहाबा की स्टोरी सुननी सुनानी पड़ेंगी। फिर दुनिया के जल्दी जवाल पजीर होने में गौर फिक्र कीजिए, जो भी लेने को दिल करे और ना मिल रहा और आप परेशान है तो सोच लें कोई बात नहीं, लेने के बाद फिर भी तो छोड़ के ही चले जाना है ना, तो क्या हुआ मैं इसको ले भी लूंगे तो क्या होगा, सब छोड़ देंगे तो छोड़ देना। साहबा में से तो किसी को जमीन का टुकड़ा मिला तो उन्होंने लेने से इनकार कर दिया कि एक आयत नाजिल हो गई कि जिसने अब दुनिया में हमारी कशिश खत्म कर दी, और वो आयत क्या थी, इक्तरबल इन्नास हिसाबुहुम वहुम फी गफलतिन मोरिदून। फिर इसी तरह से एक और काम कीजिए और वो क्या है, अपना टेस्ट करवा रहे हैं ना हम लोग, तो अब ये इलाज और दवाइयां हर एक की गोली फर्क होगी, ये भी याद रखिए, क्योंकि कोई एक तरफ में झुका हुआ है, किसी को पूरी दुनिया नहीं बुरी होती, कोई एक वीक पॉइंट है, बल्कि लिख लीजिए अपना वीक पॉइंट ढूंढिए, वही आपकी दुनिया, वो छोटा सा वीक पॉइंट ही कहीं ऐसा ना कि वहीं से तोड़ दें, आप देखिए कि चीज वहीं से टूटती है जहां से कमजोर होती है। हम किसी एक चीज की मोहब्बत का शिकार होकर अगर टूट गए तो नुकसान तो कोई ना, वही सेम बात हो गई ना, सड़क कहीं से भी टूट जाए बिल आखिर लोगों को गिराएगी बाढ़ में। फिर एक और इलाज है कि थोड़ी सी चीज पे कनात कीजिए, अल्हाकुमुत तकासुर, थोड़े पे रहिए, गनी हो जाएंगे तो इंशाल्लाह अल्लाह ताला आपके लिए आसानियां कर देगा। फिर अगली एक टिप लिख लीजिए अपने लिए क्विकली, और वो कह के दुनिया की मोहब्बत के इंजाम पे गौर फिक्र कीजिए कि मेरा क्या इंजाम होगा और इस तरह मैं क्या करूंगा। खाना खाते हैं तो एंड पे क्या है, गंदगी बदबू, कपड़े पहनते हैं तो दो दिन ना बदले तो पसीना और स्मेल, तो इसी तरह इस दुनिया का एंड प्रोडक्ट देख लीजिए वो क्या है, खाना पीना अच्छे से अच्छा हो लेकिन एंड पे क्या करते क्या है उसको करने के बाद काम। फिर अगली चीज क्या कि हकीकी लज्जत के असबाब के हसूल की कोशिश कीजिए, और मोमिन की हकीकी लज्जत किसमें है, सूरह ताहा की आखिरी आयत जाके पढ़ लें, لال لکت اور آخری سے قریب ہی ہے، کہ نبی عبادت کیجئے، نماز پڑھیے تاکہ آپ راضی ہو جائیں. تو بندہ مومن کی عبادت اس کی لذت ہوتی ہے، اس کو مزہ آتا ہے. اس کے لیے معرفت، قرآن کا پڑھنا، سننا، عبادت، روزے رکھنا، کائنات کا مشاہدہ، باہر گھومنے پھرنے جانا، کائنات کی رونقوں کو دیکھنا، یہ کام آپ کو انشاءاللہ پیار دیں گے اللہ کا. پھر اللہ کی رضا مندی کو باقی چیزوں پر ترجیح دیجئے، چاہے شوہر، باپ، بیوی، بیٹی، ماں، بہن، ساری دنیا، ساری سہیلیں، پورے خاندان کا ٹوکرا ایک طرف رکھ لیں، میں نے اپنے رب کو راضی کرنا. پھر انشاءاللہ فیل کریں گے کہ آہستہ آہستہ دنیا سے نکلتی جائے گی، اور آپ محسوس کریں گے اپنے اندر ایک کبھی بات. اور پھر جنت کی نعمتوں کے بارے میں تفکر کیجئے. اللہ کے نبی کہا کرتے تھے، اللہم لا عیش الا عیش الاخرہ. پہلے میں نے سوچا آپ کو آج یہ دعا دے دوں، پھر میں نے کہا مجھے پوری کہانی سنانی پڑے گی اس لیے نہیں دی، لیکن آپ بول دیتی ہیں اللہم لا عیش الا عیش الاخرہ. اللہ کوئی زندگی نہیں مگر آخرت کی زندگی. اس کو یاد کر لیں، ریوائز کر کے، ریپیٹ کر کے سن لیجئے پیچھے سے بعد میں، اور آپ لکھ لیں اور اس کو یاد کر لیں. اور یہ آپ کو رحیق و مختوم میں ملے گی، غزوہ خندق کے باب کے اندر جب آپ خندق کھود رہے تھے تو آپ یہ شعر پڑھ رہے تھے کہ اللہ ولا عیش الا عیش الاخرہ. تو اللہ آپ کو مجھے بھی اس طرح کی چیزوں کے ساتھ جوڑ دے. اور پھر نواں علاج کا طریقہ، آخرت کی نعمتوں پر یقین کیجئے اور ان کو دنیا پر ترجیح دیں، یعنی یقین کی حد تک لیجئے. ہمیں صرف ایک گمان سا گزرتا ہے، حالانکہ یقین رکھیے کہ آخرت آئے گی، ہم اپنے رب کے سامنے جائیں گے، جنت آئے گی اور جنت کو پائیں گے، اور اتنا زیادہ آپ اس سے فائدہ اٹھائیں گے. اور دنیا کے جلد زوال پذیر ہونے پر تدبر اور تفکر آپ کو حقیقت میں اللہ کی طرف لے کر جائیں گے، اور اللہ تعالیٰ آپ سے مجھ سے راضی ہو، بہترین طریقے سے ہم کام کریں، اس دنیا میں سے گزریں. کشتی میں اپنے آپ کو سوار سمجھیے، دوسرے کنارے پہ کشتی نے اترنا تو ہے، ادھر نہیں رہنا. میں نے آپ نے اگر ہمیشہ بھی دنیا میں رہنا ہوتا نا تو بھی یہ دنیا اچھی نہیں تھی. اور کسی کی بات پیچھے سنائی تھی آپ کو کہ یہ دنیا سونے کی بھی ہوتی اور آخرت مٹی کی بھی ہوتی تو پھر دنیا کے اوپر آخرت کو لے لیتے. پھر اس طرح ایک اور لے لیجئے، دنیا کی محبت پر صبر کیجئے. صبر کیا ہے؟ تھوڑے پہ راضی رہیے، اور ایکسٹراز سارے اللہ کے رستوں میں لگا کر اس کے نام کے ساتھ اپنے اکاؤنٹ کھول لیجئے کہ میرے مالک یہ سب ڈپازٹ کروا رہی ہوں اپنے آخرہ بینک میں، ان لمیٹڈ ہے. دنیا کا ہر بینک لمیٹڈ بینک ہوتا ہے، آخرت کا بینک ان لمیٹڈ بینک ہے. اللہ تعالیٰ آپ سے مجھ سے راضی ہو، ہمارے دلوں کو بگاڑ سے بھی بچائے، اور ہمیں اپنی اصلاح کی فکر لگا دے. اور اس کا شکر ادا کرتے ہیں کہ جس نے ہمیں موقع دیا. اور آج یہی دعا کر کے اب آگے چلیں گے کہ اللہ ہم نے یہ وقت اس محبت میں لگا دیا کہ ہم چاہتے ہیں کہ ہم بدل جائیں، ہماری اصلاح ہو جائے. تو میرے مالک اب تو مجھے توفیق دے کہ میں تیرے قرآن سے بھی سیکھ سکوں ان باتوں کا، اور دعاؤں میں دعا شامل کر لیں کہ اللہ میرے دل سے محبت نکال دے دنیا کی. ہماری ایک ساتھی ہیں، وہ کہتی میں نے عمرہ کیا کہ اللہ میرے دل سے شاپنگ کا کریو نکال دے. کہتی میں کریونگ کی حد تک شاپنگ کرتی تھی، اور میں خود گواہ ہوں اس بات کی، میں کسی حد تک ان کو جانتی بھی ہوں. جس کے پاس 50-60 جوتوں کے جوڑے ہوں مجھے بتائیے، اس کے پاس کوئی خوش رہنے کا وقت ہوگا؟ پہننے کا وقت کوئی نہیں، پہننے کے لیے پھر ڈھونڈنا پڑتا ہے، اور کوئی ہے نہیں کو اوپر سے اتارے نیچے سے نکالے. تو اتنی دنیا رکھی جو ہاتھوں، وہی کپڑے دھوتے ہیں وہی پہن لیتے ہیں، الماریاں تو کھولے ہوئے شاید پورا مہینہ ہی گزر گیا، کیا ضرورت ہے، وقت ہی نہیں ہے. تو بہرحال اللہ سے دعا ہے کہ ہمیں ان لوگوں میں سے بنا لے جو آخرت کو ترجیح دیتے ہیں. آج کی دعا بھی بڑی پیاری ہے، تھوڑی طویل ہے، لیکن آپ کو اس میں وہ سارے پوائنٹ جو بھی دیے ہیں نا وہ جمع ہوئے ملیں گے. اللہم اقسم لنا من خشیتک ما تحول به بیننا وبین معاصیک ومن طاعتک ما تبلغنا به جنتک ومن الیقین ما تخفن به علینا مصائب الدنیا. اللہم متعنا بأسمائنا وأبصارنا وقوتنا ما أحييتنا وجله الوارث منا وجل سارنا على من ظلمنا وانصرنا على من أعدانا ولا تجعل مصيبتنا في ديننا. اور اب آخری سے پہ غور کیجئے گا، ولا تجعل الدنيا أكبر همنا ولا مبلغ علمنا ولا تسلط علينا من لا يرحمنا. اے اللہ تو ہمیں اپنا ایسا خوف عطا فرما جو ہمارے اور تیری نافرمانی کے درمیان حائل ہو جائے، ایسی اطاعت کی توفیق عطا فرما جو ہمیں تیری جنت تک پہنچا دے، ایسا یقین جس سے ہماری دنیا کی مصیبتیں ہم پر آسان ہو جائیں. اے اللہ تو جب تک ہمیں زندہ رکھ تو ہمارے کانوں، آنکھوں اور قوتوں سے ہمیں فائدہ پہنچا، और हर एक को हमारा वारिस बना। कल से अलवारिस पढ़ाया, मेरा अपना भी यही हाल है और दूसरे। कल लरशीद था, परसों अलवारिस था, और आज तरतीब के एतबार से अल्हम्दुलिल्लाह 99 नेम पूरे हो रहे हैं। गो के हम अगले वीक में भी दो और नाम एक्स्ट्रा करेंगे। आप में जो शाम के सेशन में शामिल होना चाहें तो आज बाज़ाब्ता तौर पे आज आखिरी नाम है। तो अलवारिस पढ़ने के बाद तो विरसे छोड़ने को दिल ही नहीं करता। हेरिटेज छोड़िए, इनहेरिटेंस मत छोड़िए। जो दुनिया में अपने आप को खपाकर अपनी बिलोंगिंग्स, अपने एक एक बच्चे को अल्लाह के नाम पे वक्फ कर जाते हैं, अपने जमीन के एक एक टुकड़े को अल्लाह के रस्तों में लगा जाते हैं, वही बचते हैं। और उन्हीं को देख लीजिए कि बाद में फिर वो दुआएं मिलती हैं, जो बाद में भी लोग उनका नाम सुनते हैं तो आंखों में आंसू आ जाते हैं। तो अलवारिस है वो जिसने सब कुछ ले जाना है। आज भी वही वारिस है, लेकिन कल अलवारिस वो होगा। हमारी जायदादों के झगड़े और हमारे माँ बाप की जायदादों और भाई बहनों के दिलों का खट्टा होना देखिए जरा, और इस नाम को सुनिए कि अल्लाह के क्या कहते हैं हम इस दुआ में कि अल्लाह हमारे इंतकाम हमारे जालिमों पर डाल दे, हमारे दुश्मनों के खिलाफ हमारी मदद फरमा, हमारे दीन के बारे में हम पर मुसीबत ना डाल, दुनिया को हमारे लिए बड़े गम की चीज ना बना। ये सब याद कराएं बच्चों को भी, आधा ये बेशक आखिरी सा याद कर ले, सारी अगर तवील लगे तो कोई बात नहीं। ना हमारे इल्म का जरिया बना, ये क्या है कि अल्लाह इल्म इसलिए ना हासिल करें कि इसके बाद हमें माल मिले, और हम पर इसको ना मुसल्लत कर जो हमारे हाल पर रहम ना करे। इसमें औलादे भी और हुक्मरान भी, और हर वो शख्स जो हमें गुनाह पे माइल करे और हम पे जुल्म करे। हदीस पढ़ चुके हैं, यहां आपके लिए दोबारा लिखी हुई आज की हदीस सही बुखारी 6416 अब्दुल्ला बिन उमर से रिवायत है। अल्लाह के नबी ने मेरा शाना थमकर यानी आपका शाना पकड़ा और फरमाया कुन फि दुनिया का नक गरीब नवा बिरिस सबील, दुनिया में इस तरह रहो जैसे तुम मुसाफिर हो या राह चलते हुए। इब्ने उमर फरमाया करते थे शाम हो जाए तो सुबह के मुंतजिर न रहो और सुबह के वक्त शाम के मुंतजिर न रहो। अपनी सेहत को मरज से पहले गनीमत जानो और जिंदगी को मौत से पहले। अल्लाह ताला हमें इसी पे अमल करने की तौफीक अता फरमाए। चलते हैं इस बारे में अल्लाह ताला के जो नाम है, सॉरी इस बारे में जो दिल की मुख्तलिफ इकसाम उसको गो थ्रू कर लेते हैं। अल कल्बुल कासी सूरत हदीद की आयत 16 में आप देखेंगे फताल अलैहिमुल अमद फकसत कुलूबुहुम वकसीरुम मिनहुम फासिकून। जब एक तवील अरसा गुजर गया तो उनके दिल सख्त हो गए, और ऐसा होता है कुरान पढ़ते पढ़ते एक लंबा अरसा गुजर जाता है ना तो दिल पे एक कह लीजिए कि वाकई पर्दा आने लगता है। अल्लाह करे आज ये पर्दा हमारा छट चुका हो। फिर आगे अलकल्ब रऊफ रहीम राफत की बात है, रहमा की बात है, सूरत हदीद की आयत नंबर 27 में 27 पारे में हिदायत से मुतल्लिक एक ही आयत है। सूरत नजम की आयत 23 है मिर रब्बिहिमुल हुदा, अल्लाह हमें हिदायत दे दे। सूरत जारियात की आयत नंबर 31 से 60 तक हम इस बारे में पढ़ेंगे जो कि 51 नंबर की सूरत है। आइए तर्जमे पे चलते हैं। أعوذ بالله من الشيطان الرجيم قال فما خطبكم أيها المرسلون قالوا إنا أرسلنا إلى قوم مجرمين। قوموں کا نبیوں کو جھٹلانا آپ کو آیت نمبر 31 سے 46 تک دکھے گا۔ حضرت ابراہیم علیہ السلام نے کہا کہ اللہ کے بھیجے ہوئے فرشتوں تمہارا کیا مقصد ہے یعنی کس مقصد کے ساتھ آئے ہو؟ انہوں نے جواب دیا کہ ہم گناہگار قوم کی طرف بھیجے گئے ہیں تاکہ ہم ان پر مٹی کے کنکر برسائیں جو تیرے رب کی طرف سے نشان زدہ ہیں ان حد سے گزر جانے والے لوگوں کے لیے۔ قوم لوط کی طرف اشارہ ہے۔ اللہ اس لواطت کے فعل سے اور اس گندگی سے بھی ہماری نسلوں کو بچا دے۔ بس جتنے ایماندار وہاں تھے ہم نے ان کو نکال دیا اور ہم نے وہاں مسلمانوں کا صرف ایک ہی گھر پایا۔ ذرا سی درد کی کیفیت محسوس کیجئے حضرت لوط کے لیے، ان کے ساتھ کوئی ایمان نہیں لایا، قیامت کے دن تنہا ہوں گے، صرف ان کی بیٹیاں۔ یہ گھر لوط کا گھر تھا، اللہ نہ کرے ہماری دعوت اور تبلیغ کا یہ نتیجہ نکلے، ہمارے تو ایمان ہی اتنے کمزور ہیں۔ تو قرآن کیا کہتا ہے کہ ریزلٹس نہیں ایفرٹس دیکھی جائیں گی، اور ہم نے ان کے لیے جو دردناک عذاب کا ڈر رکھتے ہیں ایک کامل علامت چھوڑ دی۔ موسیٰ علیہ السلام کے قصے میں بھی ہماری طرف سے تنبیہ ہے کہ ہم نے اسے فرعون کی طرف کھلی دلیل دے کر بھیجا، यहाँ आपको अंदाज बता दूं, अब अगले तीन पारों में, पिछले पूरे पारों में जो बातें आ चुकी हैं ना, जैसे अब यहाँ कौमों के किस्से, तो ये उनके चंक्स हैं बस, जैसे बस बातें रिवाइज कराई जा रही हैं, डिटेल सब गुजर के अब तीन पारों में पूरे कुरान में जो बातें आई उसकी छोटी छोटी झलकियां हैं, जैसे कि हम यहां देख रहे हैं। बस इसने अपने बलबूते पर मुंह मोड़ लिया और कहने लगा, ये जादूगर है या दीवाना है। बिलाखिर हमने इसे और इसके लश्करों को अपने अजाब में पकड़ा और पकड़कर दरिया में डाल दिया था, वो था ही मलामत के काबिल। इस तरह आदियों में भी हमारी तरफ से तंबीह है, जबकि हमने इन पर खैर और बरकत से खाली आंधी भेजी। आप जरा से इस मौजू को इधर भी इन कौमों के साथ देखिए, फिरौन का ये इंजाम ऐसा होता अगर उसके दिल में दुनिया की मोहब्बत न होती, माल और जाह की, और हर कौम जो डूबी उसके पीछे हुब्बे दुनिया थी, वरना नबी की बात तो हर एक को समझ आ जाती है। वो जिस चीज पर गिरती थी इसे वो सीधा हड्डी की तरह चूरा चूरा कर देती थी। और समूद के किस्से में भी इबरत है, जब इनसे कहा गया कि तुम कुछ दिनों तक फायदे उठा लो, लेकिन उन्होंने अपने रब के हुक्म की सरताबी की, और जिस पर इन्हें इनके देखते ही देखते तुंदो तेज कड़ाके ने हलाक कर दिया। बस ना तो वो खड़े हो सके और न बदला ले सके। और नूह अलैहिस्सलाम की कौम का भी इससे पहले यही हाल हो चुका था, वो भी बड़े नाफरमान थे। तो क्या पता चला कि कौमों पे पत्थरों की बारिशें ऐसे ही नहीं हुई और उनको ऐसे ही नहीं डुबोया गया, उनके बुरे हालात थे। कौमें अब देखिए, आले फिरौन के डूबने की बात आपने देखी नायात में, और इसी तरह हजरत नूह अलैहिस्सलाम की कौम का देखा, तो अपने वक्त का नबी लोगों को बताता ही रह गया कि लोगो ये दुनिया एक धोखा है, खेल है। यही पैगाम हजरत हूद ने दिया और कौम पर तेज आंधियों के अजाब आ गए। यही पैगाम कौम समूद और कौम नूह को मिला, लेकिन कौमें दुनिया की मोहब्बत में चूर थी कि उन्होंने नबी की बात एक कान से सुनी और दूसरे कान से उड़ा दी। इसीलिए अब आगे आयत 47 से 51 तक अल्लाह ताला की बेमिसाल कुदरत के कुछ मज़ाहिर आपको दिखेंगे। बस समा बनई ना हवी दिन व इन्ना लमूसी ओन, आसमान को हमने अपने हाथों से बनाया है, यकीनन हम कुशादगी करने वाले हैं। गुब्बारे में हवा भर देना तो जितनी हवा भरते जाएं, अगर कोई डॉट हो तो वो दूर से दूर होते हैं। तो बिल्कुल इसमें बहुत सारी साइंस की बातें हैं जो इस वक्त तो नहीं है, लेकिन बाद में कभी आप इन आयतों को पढ़ें तो आपको इसमें इंशाल्लाह एक्सपेंडिंग वर्ल्ड का एक कॉन्सेप्ट दिखेगा कि कैसे अल्लाह ताला ने इस दुनिया में वो चीजें जो आज साइंस के तौर पर डिस्कवर हो रही हैं, नबी सल्लल्लाहु अलैहि वसल्लम की जुबान अथर से कई साल पहले लोगों को बता दिया। आज हमारे बच्चों को इन चीजों को पढ़ने की जरूरत है, ताकि इस्लाम के बारे में जो मिसकॉन्सेप्शंस है लोगों के दिलों में, उनको दूर किया जाए। और जमीन को हमने फर्श बना दिया, बस हम बहुत ही अच्छे बिछाने वाले हैं, और हर चीज को हमने जोड़ा जोड़ा पैदा किया कि तुम नसीहत हासिल करो। तो ये दुनिया जिसकी हुब है ना, इसका जोड़ा आखिरत है। आखिरत की मोहब्बत में ढाल लीजिए दुनिया की मोहब्बत को, हाँ अल्लाह का कोई जोड़ा नहीं। बस तुम अल्लाह की तरफ भाग दौड़ करो, ये है हाईलाइट करने वाला जुमला, फ़फ़िरु इलल्लाह, तुम्हारी भाग दौड़ दुनिया की तरफ नहीं बल्कि अल्लाह की तरफ हो। कभी शौक से भागो, कभी खौफ से भागो, कभी उम्मीद से भागो, कभी तौबा के लिए भागो, कभी ख्वाहिशात के लिए भागो। आपकी मेरी जिंदगी अगर अल्लाह की तरफ घूमने फिरने में लग गई, अल्लाह का नाम सबसे ज्यादा दफा दिन में आता है, तो खुशखबरी है, मुबारक है, अल्लाह ताला आपको जाया नहीं करेगा। अपनी भाग दौड़ का रुख सीधा कर लीजिए, अल्लाह किसी बंदे को दुनिया जमा करने पे नहीं मारेगा। ये याद रखिएगा, अल्लाह सुबहान तआला की ये सुन्नत है कि लोगों को वही देता है जिस काबिल वो होते हैं। अगर आप वाकई हकीकत में अच्छे हैं, काबिल हैं, तो आपको अल्लाह ताला अपनी कुदरत की ये सारी निशानियां जो हम पढ़ते आ रहे हैं और जोड़ों की सूरत में, उसके बाद दावत दे रहे हैं कि जैसे सूरज चांद सितारे अल्लाह की तरफ भाग दौड़ कर रहे हैं, तुम भी जरा उसकी तरफ भागो और अपने गुनाहों की माफी मांगो। और यकीनन मैं तुम्हें इसकी तरफ से साफ साफ तंबीह करने वाला हूँ, और अल्लाह के साथ किसी और को माबूद न ठहराओ, बेशक मैं तुम्हें इसकी तरफ से खुला डराने वाला हूँ। तो अल्लाह ताला से दुआ है कि आज वाकई हम भी डर जाएं और हमारे दिलों में भी अल्लाह ताला की मोहब्बत का बीज डले, जो हमें वाकई अल्लाह ताला की खुब और दुनिया से दूरी की तरफ माइल कर दे। आयत 52 से 55, नसीहत तो ईमान वालों को ही फायदा देती है, अल्लाह न करे इतनी बातें सुनकर भी कहीं मुझे नसीहत न मिले और सुनाकर। और रसूल की जिम्मेदारी क्या है? समझाना, मनवाना नहीं, यानी वमा अलैना इल्लल बलाग, नहीं कोई माने, किसी को बुरा लगे तो फिर उसका नसीब। कज़ालिका मा अतल्लज़ीना मिन क़ब्लिहिम मिर रसूल, इसी तरह जो लोग इनसे पहले गुजरे हैं इनके पास जो भी रसूल आया उन्होंने कह दिया कि या तो ये जादूगर है या दीवाना है। क्या ये इस बात की एक दूसरे को वसीयत करते गए हैं? नहीं, बल्कि ये सब के सब सरकश हैं। तो आप इनसे मुंह फेर लें, आप पर कोई मलामत नहीं, और नसीहत करते रहें। लेकिन ये याद रखिएगा, क्या फ़इन्ना ज़िक्रा तन्फ़उल मोमिनीन, यकीनन नसीहत ईमानदारों को नफा देगी। क्या पता चला, एक ही बात सुनकर कुछ रोते हैं और कुछ मजाक उड़ाते हैं, एक ही बात सुनकर कुछ जुड़ते हैं और कुछ कटते हैं। तो ईमान दिल में होगा तो ये बातें प्यारी लगेंगी, नसीहत मिलेगी। कुरान तो एक नसीहत, एक रिमाइंडर है, और अगर कुरान नहीं और ईमान नहीं तो ये बातें इंसान को और दूर कर देती हैं अल्लाह की बात सुनने से। और अल्लाह हमें नसीहत लेने वाला बना दे। आपको इन पारों में ये भी बहुत फर्क मिलेगा, तस्कीर और तज़क्कुर और तदब्बुर का फर्क। तो बात यही है कि अल्लाह सुब्हान व तआला आपको मुझे कहते हैं कि अभी भी वक्त है, अभी तुम जिंदा हो, अपने लिए खैर की दुआ कर लो, और जितना सुन्नतों के साथ जुड़े रहेंगे नसीहत लेना आसान होगा। आयत 56 से 60, मकसद हयात है इंसानों और जिन्नों की तख्लीक का। बड़ी मारूफ आयत है जो शायद बच्चे बच्चे को आती है हमारे कल्चर में। क्या वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून, मैंने जिन्नात और इंसानों को महज इसलिए पैदा किया कि वो सिर्फ मेरी इबादत करें, न मैं इनसे रोजी चाहता हूँ और न मेरी ये चाहत है कि वो मुझे खिलाएं। अल्लाह तो खुद ही सबका रोजी रसान, तवानाई वाला और जोर आवर है। वो अपने बुतों को खिलाते थे, अल्लाह कहता है मुझे नहीं चाहिए। बस जिन लोगों ने जुल्म किया इन्हें भी इनके साथियों इन्हीं के साथियों के हिस्से के मिसल हिस्सा मिलेगा, यानी एक वक्त जिंदगी का बस गुजारेंगे। लिहाजा वो मुझसे जल्दी तलब ना करें, बस खराबी है मुनकिरों को इनके इस दिन की जिसका वादा दिए जाते हैं। क्या पता चला कि जिंदगी आमत बराए बंदगी, जिंदगी बेबंदगी शर्मिंदगी। ये है वो आयत जिस पे ये शेर है। तो फिर बंदगी क्या है, अब्द बनने में कि आबिद बनने में? अब्द बनना है, आबिद बहुत हैं, अब अब्द बनना है। हम महज रिस्क कमाने के लिए कोल्लू के बेल बनने के लिए नहीं भेजे गए। इंसानों का राजिक तो अल्लाह है। देखिए दुनिया में बहुत कम लोग हैं जो वो कहते हैं कि आप अपना काम कीजिए, आपकी रोजी रोटी हमारे जिम्मे। अल्लाह ये कहता है, पहले मुशरिकीन क्या कहते थे, अपने बुतों को हम खिलाएंगे, हम काम कहां से करें? अल्लाह कहता है तुम्हें मैं खिलाऊंगा और काम तुम करो। ऐसे जैसे इम्तिहान के दिनों में माँ बच्चे को या बेटी को कहती है आप काम ना करें, मैं आपको काम कर दूंगी, आप पढ़िए। खाने का टेबल सजाकर या ट्रे सजाकर कमरे में देती है, सुबह नाश्ते बनाकर भेजती है, भूखी ना जाना। माँ को प्यार है ना, तो अल्लाह को मुझसे आपसे प्यार है। तो आप रिस्क कमाने के लिए, दुनिया और बनाने के लिए अल्लाह को नाराज करें, तो याद रखिए फिर ये ना शुक्री और ना कदरी है। अल्लाह कहता है एक दिन आएगा तुम्हें अलग पता जाएगा कि तुमने क्या फायदे का नुकसान का सौदा किया। आगे सूरत तूर है, खूबसूरत सूरत है, वो जगह जहां मूसा का दिल खुला और मूसा कलीमुल्लाह में ढाला गया और एक दबी हुई कौम को उभारने का अल्लाह ने फैसला किया था, सब्ज पहाड़ को कहते हैं। 52 नंबर की सूरत है और 49 आयतें हैं। पूरी सूरत का बुनियादी थीम क्या है, काफिरों के लिए पुरजलाल वईद। इसका अंदाज पड़े ना तो ऐसे लगता है जैसे हिल रही हैं चीजें, ठक ठक जलजला आया हुआ। इतनी इसकी मौसर आयतें, और कभी वक्त हो ना तो कभी इसकी तिलावत तो सुनिए अच्छी सी आवाज में, दिल कांप जाता है। उन कुफार की गुमराहियां भी हैं, उसके जवाब भी हैं, और उनके बुरे अंजाम की वईद बड़े जलाली अंदाज में है। आयात को देख लें तो 1 से 16 काफिरों के लिए शदीद अजाब की वईद है, 17 से 28 में मुत्तकीन के लिए हसीन इंजाम की बिशारत है, और 29 से 47 कुफार के लिए शदीद गैज़ो गज़ब है, और 48 से 49 आखिर में नबी सल्लम के लिए सब्र और जिक्र की तलकीन है। और इन आयतों में सूरतों में अब ऐसा ही अंदाज दिखेगा आपको अमूमी तौर पर। बिस्मिल्लाहिर्रहमानिर्रहीम, वत्तूर, वकिताब मस्तूर, फी रक़्क़ मंशूर, वल बैतिल मामूर। आयत 1 से 16 तक क्यामत के झटके हैं और कुफार पर अजाब आकर रहेगा। कसम है तूर की और लिखी हुई किताब की जो झिल्ली के खुले हुए वरक में है, और आबाद घर की और ऊंची छत की और भड़काए हुए समंदर की। 6 आयतों में कसमें हैं, 7वीं आयत में कसम का जवाब जिसको जवाब कसम कहा जाता है, और वो क्या इन्ना अज़ाब रब्बिका लवाक़िअ, बेशक आपके रब का अजाब वाक़ होकर रहने वाला है। इसे कोई रोकने वाला नहीं। इस दिन आसमान थर थराने लगेगा और पहाड़ चलने फिरने लगेंगे। इस दिन जुटलाने वालों की पूरी खराबी है। ये जुमला बार बार आप नोट करें। फवैलुन यौमैज़िल मुकज़्ज़िबीन। कौन थे वो लोग जो अपनी बेहुदा गोई में उछल कूद रहे हैं। जिस दिन वो धक्के देकर आतिशे जहन्नुम की तरफ लाए जाएंगे। यही वो आतिशे दोज़ख है जिसे तुम झूठ बतलाते थे, यानी मानते ही नहीं थे कि जहन्नुम है। आज एक ऐसा फिरका है वो कहते जन्नत तो है, जहन्नुम कोई नहीं। अपने आप को वो क्या कहते हैं, बहुत प्यार वाले मोहब्बत वाले, कहते नहीं गॉड जन्नत बना सकता, जहन्नुम नहीं बना सकता। ये हद से बड़ी भी बात है। दीन इस्लाम से ये बात किसी हद तक भी मैच नहीं करती। तो फरमाया तुम झुटलाते थे, अब बताओ क्या ये जादू है या तुम देखते नहीं हो। जाओ दोजख में, अब तुम्हारा सबर करना या ना करना तुम्हारे लिए यकसां है। तुम्हें फक तुम्हारे किए का बदला दिया जाएगा। तो क्या पता चला, झटके पे झटका, क्यामत के दिन सब आंखों पे लगे हुए खुले पर्दे खुल जाएंगे। कैसे अल्लाह ताला ने आप रखा। आप देखिए कि कोहे तूर, लोहे महफूज, खाना काबा, आसमान और समंदरों की कस्में खाई हैं। बड़ी बड़ी चीजें हैं। शुरू की सात आयतों में अगर आप देखें तो इनके बाद फिर अजाब की बातें हैं। तो क्या इस पे किसी को शक हो सकता है। फिर आयत 8 से 16 में आप देखिए कुफार का जो बदतरीन अंजाम देखा है, इसको सुनने के बाद भी कोई कुफर पे रह सकता है। अल्लाह हमारे दिलों को खोल दे। आगे आयत 17 से 28 में मुत्तकीन का हसीन अंजाम और जन्नत की नेमतें और उसके कुछ मनाजिर। इन्नल मुत्तकीन फी जन्नातिन व नईम। पहले दुआ करिए अल्लाह सब को इसमें शामिल कर ले, जो प्यार से मोहब्बत से कुरान के साथ जुड़ते हैं और इस्लाम की तरफ आते हैं। अल्लाह उनको थाम ले, उनके दिलों को थाम ले और बेहतरीन तरीके से उनसे राजी हो जा। यकीनन परहेजगार लोग जन्नतों में और नेमतों में हैं, जिन्हें इनके रब ने दे रखी हैं, इस पर खुश हैं और इनके परवरदिगार ने इन्हें जहन्नुम के अजाब से बचा लिया। नोट करिए, अल्लाह से दुआ करे अल्लाह हमें भी बचा ले। तुम मजे से खाते पीते रहो इन अमाल के बदले में जो तुम करते थे। बराबर बिछे हुए शानदार तख्ते पर तकिये लगाए हुए और हमने इनके निकाह बड़ी बड़ी आंखों वाली हूरों से करा दिए हैं। और जो लोग ईमान लाए और इनकी औलाद ने भी ईमान में इनकी पैरवी की, अल्लाह ऐसे ही में हमें कर दे, हमारी नस्लों को पीछे लगा दे ईमान में नेकियों में। हम इनकी औलाद को इन तक पहुंचा देंगे और इनके अमल से हम कुछ कम न करेंगे। और हर शख्स अपने अपने अमाल का गिरवी है। ये भी हाईलाइट करने के काबिल आयत है, क्योंकि अपने अमाल के बदले में गिरवी, अच्छे अमल करेंगे तो अपने आप को गिरवीपन से बचाएंगे। हमने इनके लिए मेवे और मरगूब गोश्त की रेल पेल कर दी या कर देंगे। तो क्या पता चला, मुत्तकीन का हसीन इंजाम है। देखिए ये हैं वो लोग जो दुनिया की मोहब्बत और कराखियातुल मौत से बचे। दुनिया थी, करोड़पति भी थे, अरबपति भी थे, कमाते भी थे, खाते भी थे, लेकिन दुनिया से मोहब्बत नहीं थी, हक्का नहीं थे और हराम से नहीं कमाते। दो लफ्ज याद कर लें आज, दुनिया चाहे अरबपति आपको अल्लाह बना दे बन जाए, पर हराम का एक करोन भी ना हो, अरब करोन नहीं, एक करोन भी ना हो। और दूसरी बात है कि इसको गम ना बनाए कि नमाजें भी गई तो रोजे भी गए, बस लेने में और समेटने में और खर्च करने में नाफरमानी ना आ जाए। तो ऐसे लोगों को अल्लाह कितने प्यार से मसनदों पे बैठे हुए तकिये लगाए हुए दिखा रहा है और साथ ही कह रहा है ये तुम्हारे अमाल है। और आई 21 देखिए आपने, नेक औलाद जन्नत में साथ होगी आपके इंशाअल्लाह ताला, अल्लाह ताला अपग्रेड कर देंगे उनको, साथ लेकर चलिए एक सेम फ्लाइट पे शामिल दाखिल करा ले, फिर पीछे से इकोनॉमी से उठाकर अपग्रेड करा देगा अल्लाह। हो सकेगा जिसके लिए चाहे, औलाद नेक होगी ज्यादा तो उनकी वजह से आपको आगे ले आएगा और आप नेक होंगे तो औलाद आगे आ जाएंगे। और दुआ करें अल्लाह हमारी औलादों और नस्लों को हमसे ज्यादा आगे करे नेकियों में, ना के हम उनसे आगे हों। छोटी बट्टी कमी बेशियां और जो कम्पनसेशन है अल्लाह ताला जन्नत में जाने के बाद ये करवाएगा। और इसके लिए शर्त है कि आज आपका और औलादों का रुख तो एक हो, कम अज कम उनका मुंह मशरक की तरफ, आपका मगरिब की तरफ। तो फिर तो आप खुद ही देख ले, दिन ब दिन फासला बढ़ता जाएगा। तो क्या पता चला कि औलाद की इसलाह के लिए फिक्रमंद रहने की तालीम दी जा रही इन आयतों में। अल्लाह औलादों का गम लगा दे। फिर आयत नंबर 23 से खुश तबई के साथ एक दूसरे से जामे शराब छीना छपटी करेंगे, यानी लेयर मूड होगा। जिस शराब के सुरूर में ना तो बेहुदा गोई होगी ना गुनाह होगा। और इनके इर्द गिर्द जिनके नौ उम्र गुलाम फिर रहे होंगे, गोया मोती थे जो ढके रखे थे, और आपस में एक दूसरे की तरफ मुतवज्जे होकर सवाल करेंगे। ذرا اس سوال کو سنیے، اپنے اوپر لیجئے۔ آپ کی حب دنیا اور کراہیت الموت کی بیماری کا علاج ہے۔ کہیں گے کہ اس سے پہلے ہم اپنے گھر والوں کے درمیان بہت ڈرا کرتے تھے، پس اللہ تعالیٰ نے ہم پر بڑا احسان کیا اور ہمیں تند و تیز گرم ہواؤں کے عذاب سے بچا لیا۔ ہم اس سے پہلے ہی اس کی عبادت کیا کرتے تھے، بے شک وہ محسن اور مہربان ہے۔ کیا پتہ چلا کہ اپنے گھر والوں میں رہتے ہوئے اللہ کا ڈر رکھنا ہے۔ بیوی، شوہر، میاں بیوی، بچے، گھر والے، یہ سب اللہ کے ڈر کے ساتھ جئیں۔ گھر پورا اللہ سے ڈرنے والا، گھرانہ اللہ سے ڈرنے والا ہو۔ دنیا میں نافرمانی پہ شوہر مائل نہ کرے بیوی کو، اور بیوی مجبور نہ کرے حرام کمانے پہ۔ بچوں کی خوشی کے نام پہ حرام کو حلال نہ کر لے، اور بچے ماں باپ کے لیے فتنہ نہ بن جائے۔ تو وہاں پوری فیملیوں کو رکھیں گے اللہ تعالیٰ۔ اور اس سے پتہ چلتا ہے کہ گھر میں خدا خوفی اختیار کرنا یہ اللہ کا ایک انعام ہے۔ اور جنت میں جا کے یاد کریں، ماما آپ کو پتہ ہے وہ آپ ہمیں ڈرایا کرتی تھی، ماما آپ کو بتایا، اور وہ میاں بیگم، بیگم بیگم، میں تمہیں کہا، دیکھو شکر ہے ہم سارے بچ گئے۔ کیونکہ ہم سب سے زیادہ بے خوف اپنے گھر والوں میں ہوتے ہیں، باہر والوں کے آگے تو ہم بڑے اچھے آرام سے بیٹھ جاتے ہیں۔ تو اللہ نے ہماری دعائیں سن لی، اللہ ہمیں اور گھر والوں کے حقوق ادا کرنے کی طرف بھی اشارہ ہے، ذمہ داریوں اور حقوق کے بیچ میں ربط رکھنے کی بھی بات ہے۔ آگے آیت نمبر 29 سے 32 میں اللہ تعالیٰ کا گستاخانے رسول پر غیظ و غضب بھی ہے، اور ساتھ ہی ساتھ کہا جا رہا ہے کہ نصیحت کرتے رہیے، بڑے سے بڑا بھٹکا ہوا شخص بھی بچ جائے گا اگر اس کے دل میں تھوڑے سے بھی ایمان ہوگا۔ فذکر فما انت بنعمت ربک بکاہن ولا مجنون، تو آپ سمجھاتے رہیں، کیونکہ آپ اپنے رب کے فضل سے نہ تو کاہن ہیں نہ دیوانے۔ کیا کافر یوں کہتے ہیں کہ یہ شاعر ہے، ہم اس پر زمانے کے حوادث، مراد ہے موت، اس کا انتظار کر رہے ہیں؟ آپ کہہ دیجئے، تم منتظر رہو، میں بھی تمہارے ساتھ انتظار کرنے والوں میں ہوں۔ کیا ان کی عقلیں انہیں یہی سکھاتی ہیں، یا یہ لوگ ہیں ہی سرکش؟ کیا پتہ چلا کہ جو اللہ کے نبی کی شان میں گستاخی کرے اور آپ کو کاہن، مجنو یا شاعر کہے، اس کو اپنے دن گن لینے چاہیے۔ اور ساتھ ہی نبی کی دل جوئی بھی ہے، آپ قرآن کی تبلیغ کرتے رہیں، انہوں نے آپ کا مذاق اڑایا یا کوئی فتنہ اٹھایا تو میں خود ان سے نبٹ لوں گا۔ دیکھیں، کچھ لوگ خیر لے کر جاتے ہیں، ہدایت لے کر جاتے ہیں، اور کوئی فتنے کا نقطہ لے کر جاتے ہیں۔ دعا کیجئے کہ ہم اس مکھی کی طرح نہ ہوں کہ جو گندگی پر ہی بیٹھے۔ قرآن سے ہم ہمیشہ اپنے لیے خیر کی اور نصیحت کی بات لیں۔ پورے قرآن میں کوئی ایک بات ذرا سی کڑوی اور نیگیٹو نکل آئے تو ہم پکڑ کر اس کو بنیاد بنا کر کہتے ہیں یہ بات کیوں اور وہ کیوں، اس لیے کہ پوری بات سننے کے دوران۔ آپ دیکھیں، ماں باپ کبھی غصہ کرتے ہیں، کبھی پیار کرتے ہیں، شوہر بیوی کے رشتے میں اونچ نیچ چلتی رہتی ہے۔ تو قرآن پڑھتے وقت کبھی کڑوی بات مجھ سے نکلتی ہے، کبھی میٹھی نکلتی ہے، کبھی پیار کی، کبھی آواز نیچی، کبھی اونچی، اٹس اوکے۔ تو آپ ایک چھوٹی سی بات کو اگر بنیاد بنا کر ساری خیر سے دور کرنا چاہیں کسی کو، تو آپ کی مرضی۔ اصل بات یہ ہے کہ ایسے لوگوں کو اللہ تعالیٰ یہاں یہی بتاتے ہیں، کیا کس قرآن کی عظمت سے تم انکار پھر بھی نہیں کرو گے؟ آیت 33 سے 44 دیکھیے، مشرکین جو کہتے ہیں وہ کر نہیں سکتے۔ کیا ام یقولون تقولہ بل لا یؤمنون، کیا یہ کہتے ہیں کہ اس نبی نے قرآن کو خود گھڑ لیا، واقعہ یہ ہے کہ وہ ایمان نہیں لاتے۔ اچھا، اگر یہ سچے ہیں تو بھلا اس جیسی ایک ہی بات یہ بھی تو لے آئیں۔ دیکھیں، پھر چیلنج آ گیا جو پیچھے 2-3 دفعہ گزر چکا۔ کیا یہ بغیر کسی پیدا کرنے والے کے خود بخود پیدا ہو گئے، یا خود پیدا کرنے والے ہیں؟ کیا انہوں نے ہی آسمان و زمین کو پیدا کیا، بلکہ یہ یقین نہ کرنے والے لوگ ہیں؟ یہ کیا ان کے پاس تیرے رب کے خزانے ہیں، یہ ان خزانوں کے یہ داروغہ ہیں، یا کیا ان کے پاس کوئی سیڑھی ہے جس پر چڑھ کر سنتے ہیں؟ اگر ایسا ہے تو ان کا سننے والا کوئی روشن دلیل پیش کرے کہ اللہ کی تو سب لڑکیاں ہیں اور تمہارے ہاں لڑکے ہیں۔ کیا تو ان سے کوئی اجرت طلب کرتا ہے کہ یہ اس کے تاوان سے بوجھل ہو رہے ہیں، یعنی فنڈ یا چندہ؟ کیا ان کے پاس علم غیب ہے جسے یہ لکھ لیتے ہیں؟ کیا یہ لوگ کوئی فریب کرنا چاہتے ہیں؟ تو یقین کر لیں کہ فریب خوردہ کافر ہی ہیں۔ کیا اللہ کے سوا ان کا کوئی معبود ہے؟ ہرگز نہیں، اللہ تعالیٰ ان کے شرک سے پاک ہے۔ اگر یہ لوگ آسمان کے کسی ٹکڑے کو گرتا ہوا دیکھ لے تب بھی کہہ دیں کہ یہ تو تہ بتہ بادل ہے، لا حول ولا قوۃ الا باللہ۔ جب سوچ ٹیڑھی ہوتی ہے نا تو بندے کو بات سمجھ نہیں آتی۔ تو کیا پتہ چلا کہ مخالفین حق کو اپنے اپنے گریبانوں میں جھانکنے کی ضرورت ہے۔ تم کتنے پانی میں ہو؟ قرآن کی طرح، اسلام کی طرح، نبی کی بات کی طرح، کائنات کا خالق کون ہے؟ اللہ نے تمہیں قرآن میں بتا دیا، تم کدھر جا رہے ہو؟ اصل میں وہی جو کہنا چاہیے کہ اللہ کے نبی کے سامنے آ کر غلط باتیں کرتے تھے، اسی کا جواب ہے. اور محسوس کیجئے کہ اللہ کے نبی پہ کتنا پریشر تھا، آپ کے منہ کی ایک ایک بات پکڑ کر آگے اچھالتے تھے یہ لوگ. تو لہٰذا اللہ تعالیٰ سے لوگوں کو ایک عذاب کی وعید کیا دیتے ہیں، آیت 45 سے 47 میں، مخالفین حق پر دو عذاب آئیں گے، لہذا عذاب کی وعید سن لیں. فذرہم حتی یلاقوا یومہم الذی فیہ یصعقون، آپ ان کو چھوڑ دیجئے یہاں تک انہیں اس دن سے سابقہ پڑ جائے جس میں یہ بے ہوش کر دیے جائیں گے، جس دن انہیں ان کا مکر کچھ کام نہ دے گا اور نہ یہ مدد کیے جائیں گے. بے شک ظالموں کے لیے اس کے علاوہ اور بھی عذاب ہیں، لیکن ان لوگوں میں سے اکثر بے علم ہیں. بے علمی کو دور کرنا ہے اگر ہمیں اللہ کی رضا کو پانا ہے، اور اللہ تعالیٰ ہمیں اس کو پانے کی توفیق دے دے. وہی لوگ شوشے چھوڑتے ہیں جو سیکھنے کی نیت سے نہیں، صرف سننے کی نیت سے کوئی بات سنتے ہیں. ایسے لوگوں نے اللہ کے نبی کو ستایا، لہذا اب سورت کے اینڈ پہ بہت ہی پیارا پیغام، اور آج کے دائی دین کے لیے بھی یہی ہے کہ جب لوگ ہدایت کی بات کو سن کر انسنا کر دیں اور اس بات سے کوئی فائدہ لینے کی بجائے اس بات کو پیچھے ڈال دیں، تو آپ ان کے اوپر اپنا دل نہ جلائیے، دل نہ کڑائیے، بلکہ کیا کریں؟ صبح و شام رب کو یاد کیجئے، اپنے رب کریم کو یاد کرنا ہے. کیسے؟ وَاصْبِرْ لِحُكْمِ رَبِّكَ فَإِنَّكَ بِأَعْيُنِنَا وَسَبِّحْ بِحَمْدِ رَبِّكَ حِينَ تَقُومُ. تو اپنے رب کے حکم کے انتظار میں صبر سے کام لیجئے، بے شک آپ ہماری آنکھوں کے سامنے ہیں. صبح کو جب آپ اٹھیں تو اپنے رب کی پاکی اور حمد کو بیان کیجئے، اور رات کو بھی اس کی تسبیح پڑھ، اور ستاروں کے ڈوبنے کے وقت پہ بھی. یعنی جب دل دکھے نہ تو کھلی جگہ پہ چلے جاؤ، آسمان کے نیچے جا کے کچھ رو دھو لو، اور تھوڑا سا اپنے آپ کو سیٹ کر لو کہ اچھا اللہ، یہ لوگ میری بات کیوں نہیں مانتے، یہ کیا ہے، ان کو کیوں نہیں سمجھ آتی، ان کو کب ہدایت آئے گی. اور آپ دیکھیں گے کہ جتنا زیادہ لوگ آپ کی بات سن کر دور ہوں گے نا، اللہ تعالیٰ آپ کو ایک عجیب سا بے نیازی کا احساس دے گا. یعنی جن کے دل میں ہدایت کی طلب نہیں ہوگی نا، پھر اللہ تعالیٰ آپ کو ان سے بے نیاز کر دے گا. یہ اللہ کی سنت ہے. ایون بچے، ایون بہن بھائی، ایون بڑے چھوٹے، جو بھی دوسرے لوگ ہیں، ان سب کو اگر آپ اپنی زندگی میں جگہ دیتے ہیں تو آپ دیکھیں گے کہ کس طریقے سے اللہ سبحانہ تعالیٰ آپ کو صرف بات پہنچانے کی بات کہتے ہیں، اس کے بعد باقی نتائج اللہ تعالیٰ پہ ڈال دیجئے. تو بڑا ہی خوبصورت اختتام تھا سورت کا، جس میں آپ نے، میں نے اللہ کے نبی پر اللہ کی نظر کرم بھی دیکھی، تسلیاں بھی دیکھی. اللہ ہمیں بھی حق اور باطل کے مارکے میں حق کا ساتھ دینے والا بنا دے، اور ذکر کی لذت کے ساتھ حق پر ڈٹے رہنے والا بنا دے. آگے ہے سورت نجم. اب آپ کو قدرتی عناصر پہ صورتیں دکھیں گی، جیسے نجم اور قمر. پہلے طور ایک پہاڑ بے جان چیز تھی، اب نجم ہے، آگے قمر آئے گی. تو اس سے پتہ چلتا ہے کہ اللہ کو اپنی کائنات کی چیزیں بہت پیاری لگتی ہیں. اس سورت کا بنیادی تھیم لکھ لیجئے، اللہ کی بے مثال قدرتوں کا بیان. کئی مظاہر آپ اس میں پڑھنے والے ہیں. نجم ستارے کو بھی کہتے ہیں، بوٹیوں کو بھی کہتے ہیں. ترتیب میں 53 نمبر کی سورت، اور ٹوٹل 62 آیتیں، مگر بہت چھوٹی چھوٹی منی منی آیات ہیں. آپ دیکھ ہی رہے ہیں کہ چھوٹی چھوٹی آیتوں سے ہم گزرتے جا رہے ہیں. آیات کا تجزیہ، آیت 1 سے 18 عظمت مصطفیٰ صلی اللہ علیہ وسلم، 19 سے 30 مشرکانہ تصورات کی نفی، 31 سے 42 جزا اور سزا کا بیان، اور 43 سے 62 اللہ کی قدرت کے مظاہر ہیں. بسم اللہ الرحمن الرحیم. والنجم اذا ہوا، ما ضل صاحبکم وما غوا، وما ینطق عن الہوا، ان ہوا الا وحی یوحا. شروع کی 18 آیتیں 1-18 واقعہ معراج سے متعلق ہیں، اور خاص طور پہ پہلی 4 آیتیں حدیث رسول کی اہمیت. اللہ کے نبی کے واقعہ معراج کا زمینی سفر ہم سورت بنی اسرائیل، جس کو سورت اسراء بھی کہتے ہیں، اس میں پڑھ چکے، اور اب یہاں آسمانی سفر، یعنی جو کہ سدرۃ المنتہا تک گیا، اور وہاں سے آگے آپ کو رکھا گیا. اور اس سے یہ بھی پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم کا جو معراج کا سفر تھا، وہ حقیقی سفر تھا. वो ऐसा नहीं था कि आप उस सफर को बस एक ख्वाब का सफर कह दें और एक ऐसी बात कह दें कि कुछ नहीं। तो आइए जरा सा इस वाक्य को सुनते हैं। वन नजमी इजा हवा मा दल साहिबकुम व मा गवा, कसम है सितारे की जबकि वो गिरे कि तुम्हारे साथी ने ना तो राह गुम की है, ना तो राह गुम की है और ना टेढ़ी राह पर है, और न वो अपनी ख्वाहिश से कोई बात कहते हैं, वो तो सिर्फ वही है जो उतारी जाती है। इसे पूरी ताकत वाले फरिश्ते ने सिखाया, जिब्राइल की तरफ इशारा इन आयात में, जो जोरावर है फिर वो सीधा खड़ा हो गया, वो बुलंद आसमानों के किनारों पर था फिर नजदीक हुआ और उतर आया, फिर वो दो कमानों के बराबर यानी फिर वो दो कमानों के बकदर फासले पर रह गया बल्कि इससे भी कम पर। बस इसने अल्लाह के बंदे को वो वही पहुंचाई। कौन सी वही पहुंचाई? जो भी पहुंचाई। और फिर साथ ही फरमा दिया कि दिल ने झूठ नहीं कहा जिसे पैगंबर ने देखा। क्या तुम झगड़ा करते हो इस पर जो पैगंबर देखते हैं? इसे तो एक मर्तबा और भी देखा था, यानी अल्लाह के नबी जिब्राइल अलैहिस्सलाम को एक दफा पहले भी देख चुके थे। इसी की तरफ इशारा है। आज किधर है? सिदरतुल मुंतहा के पास, इसी के पास जन्नतुल मावा है। जबकि सिदरा को छुपाए लेती थी वो चीज जो इस पर छा रही थी, न तो निगाह बहकी न हद से भरी, यकीनन इसने अपने रब की बड़ी बड़ी निशानियों को देख लिया और उसमें से भी बाज़ निशानियां देखी, यानी यकीनन इसने अपने रब की बड़ी बड़ी निशानियों में से बाज़ निशानियां देख ली। अब देखिए कि वाक़ मेराज और यहां वमायंत को निलहवा से वही इलाही और हदीस रसूल की सदाकत की बात भी ज़हन में रख लीजिएगा कि कैसे अल्लाह ताला अपने नबी की बात को सच्चा साबित करते हैं इन आयात की रोशनी में कि इस जुबान से कुछ और नहीं निकलता हक के सिवा। फिर उसके बाद आप देखिए कि ये जो वाकई मेराज है तो ये गैब का मामला, इस पे बहुत बात नहीं करनी चाहिए। हाँ ये कह लीजिए कि आयत नंबर 5 से 11 में कुरान हकीम के दो रावियों की मुलाकात होती है। कैसे? एक जिब्राइल और एक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, इन दोनों से तो कुरान हम तक पहुंचा और जो वाकिया मेराज था इसमें ये मुलाकात हुई। और कैसे अनयूजल चीजें, और जब आप इसको हदीस की रोशनी में पढ़ते हैं तो दिल पर एक वजद तारी हो जाता है कि आसमान कैसे थे और वहां सोने की टिडियां बरस रही थी, और आज भी जब रूह निकलती है तो वह आसमानों पर नेक बंदे की जाती है तो वो देखती होगी कि आसमान कितने खूबसूरत है। कभी हम भी गए तो देखेंगे कि वहां क्या है। हम तो सिर्फ दुनिया की चीजों को देखकर हैरान हो जाते हैं, क्या फिर वहां का देखना और क्या वहां की चीजें। और मेराज मुस्तफा से आपको ये बात तक भी समझ आ गई कि अल्लाह अपने अंबिया को ईमान का फर्नस बनाकर अंदर ईमान भर देते हैं और तजलियात और अनवार दिखाते हैं ताकि उनका ईमान ठुक जाए, क्योंकि फिर उन्होंने दूसरों को भी ईमान देना होता है। हर उस्ताद के अपने दिल में ईमान होना चाहिए तभी दूसरों को देगा, वरना तो फिर दूसरे उससे पीछे ही रहेंगे क्योंकि वो एक स्टैंडर्ड बनता है। अल्लाह के नबी ने पूरी इंसानियत बल्कि पूरी उम्मत को आपने इस्लाम और दीन देना था, अल्लाह की मार्फत देनी थी, इसके लिए सारा वाकया किया गया। अब आयत 19 से 23 में मन घड़त अकीदे की मुतलाफी भी है और मुश्रिकीन मक्का की अल्लाह ताला के साथ अजीब बेइंसाफी भी है, और इसमें पहली दफा सजदा तिलावत आने की बातें भी हैं, देखेंगे। अब फरौई तुमुल लात अवल उज्जा, क्या तुमने लात और उज्जा को देखा? और मनात तीसरे पिछले को, ये तीन बुत थे मक्का वालों के, उनकी तरफ इशारा है। क्या तुम्हारे लिए लड़के और अल्लाह के लिए लड़कियां हैं? नऊज़ु बिल्लाह, ये तो बड़ी बेइंसाफी की तकसीम है। दरअसल ये सिर्फ नाम है जो तुमने और तुम्हारे बाप दादाओं ने इनके लिए रख लिए हैं, अल्लाह ने इनकी कोई दलील नहीं उतारी, ये लोग सिर्फ अटकल के और अपनी नफसानी ख्वाहिशों के पीछे पड़े हुए हैं, और यकीनन इनके रब की तरफ से इनके पास हिदायत आ चुकी है। तो हिदायत की बात ले लीजिए, इस बारे में हिदायत मौजूद, लेकिन नफसानी ख्वाहिशात की पैरवी करने वालों को फायदा नहीं होता। ये है हुब दुनिया व कराहियतुल मौत। आज भी बहुत सारे लोग हिदायत पे होते अगर दुनिया की हुब और कराहियतुल मौत ना होती, तो अल्लाह की हिदायत के मुकाबले में ख्वाहिश नफ्स की पैरवी बंदे को हिदायत से दूर कर देती है। अल्लाह ताला की तरफ से वाज़ह हिदायत आ जाने के बाद भी नफ्स की पैरवी करने लगते हैं ऐसे लोग, और हिदायत की तलब न रखने वाले सिर्फ इतराजात की यलगार करते हैं। और खास तौर पे से क्या पता चलता है कि मुश्रिकीन के दिल क्या चाहते हैं, उनके दिलों की ख्वाहिश क्या है, اور مشرکین کے دل چاہتے ہیں کہ مشرکانہ عقائد اور نظریات کی دلیل خواہش نفس ہے، محض وہم و گمان اور خیال آرائیوں کی بنیاد پہ غیر اللہ کی پوجا کرتے ہیں۔ ہر بدعت کی بنیاد انسان کے نفس کی کسی نہ کسی خواہش پر ہوتی ہے، اپنی کسی خواہش کی قربانی ایسے لوگ نہیں دیتے۔ اللہ تعالیٰ آپ کو مجھے بچا کے رکھے ایسی چیزوں سے، اور مشرکانہ تصورات کی بنیاد محض گمان ہے، کوئی ایک حق کا وزن نہیں۔ آج ہمارے ہاں بھی کئی ایسے نام ہیں کہ جن کے پیچھے کچھ بھی نہیں ہے، صرف سنی سنائی باتیں اور کہی بھی باتیں۔ اس لیے باقی آئے 24 سے 30 میں اللہ تعالیٰ دعوت دیتے ہیں کہ اچھی آخرت کے لیے کوشش کرو، اور اللہ کی اجازت کے بغیر کوئی سفارش نہیں کر سکے گا۔ ہم دیکھیں گے آیت نمبر 26 سے 28 میں، انہی آیتوں کے درمیان۔ ام لل انسان ما تمنا، کیا ہر شخص جو آرزو کرے اسے میسر ہے؟ کیا آپ کی دنیا میں ہر خواہش پوری ہو جاتی ہے؟ نہیں ہوتی، اللہ ہی کے ہاتھ میں ہے یہ جہاں اور وہ جہاں۔ تو کیا پتہ چلا آپ کے موضوع سے متعلق کہ پھر اللہ سے دنیا بھی مانگیے اور آخرت بھی مانگیے، دنیا لیجیے مگر آخرت کی قیمت پہ نہیں۔ اور بہت سے فرشتے آسمانوں میں ہیں جن کی سفارش کچھ بھی نفع نہیں دے سکتی، مگر یہ اور بات ہے کہ اللہ تعالیٰ اپنی خوشی اور اپنی چاہت سے جس کے لیے چاہے اجازت دے دے۔ بے شک سے لوگ آخرت پر ایمان نہیں رکھتے، وہ فرشتوں کے عورتوں والے نام مقرر کرتے ہیں، ہر دیوی فیمل ہوتی ہے موسٹلی، حالانکہ انہیں اس کا علم نہیں، وہ صرف اپنے گمان کے پیچھے پڑے ہوئے ہیں۔ اور بے شک وہم و گمان حق کے مقابلے میں کچھ کام نہیں دیتا۔ تو آپ اس سے منہ موڑ لیں جو ہماری یاد سے منہ موڑے، اور جس کا ارادہ صرف دنیا کی زندگی کے سوا اور کچھ نہیں۔ 2 سیکنڈ غور کیجئے، آپ کا موضوع ہے اس بارے کا، یہی ان کے علم کی انتہا ہے۔ بچے ہمارے علم کیوں سیکھ رہے ہیں؟ تاکہ دنیا میں دولت کما سکیں، اللہ نے پہلے بتا دیا آپ کو آئے 30 میں۔ آپ کا رب اس سے خوب واقف ہے جو اس کی راہ سے بھٹک گیا، اور وہی خوب واقف ہے اس سے بھی جو راہ یافتہ ہے۔ کیا ہے جی جملہ 24 کا، ہائی لائٹ کیجئے گا، ام للانسان ما تمنا۔ دنیا اور آخرت کے اختیارات صرف اللہ تعالیٰ کو حاصل ہیں۔ آپ سارا پڑھ پڑھا بھی لینا، پھر بھی اگر جاب نہیں ملنی تو نہیں ملتی، اور اللہ نہ کرے کہ ادھر ڈگری ملے اور ادھر جان چلی گئی۔ آپ نے ایسے کئی واقعات سنے ہیں۔ خواہشات سے حقائق تبدیل نہیں کیے جا سکتے، خواہش کو معبود بنا کر آخرت نہیں سواری جا سکتی، تمناؤں کی دنیا میں جینے والے کے لیے آخرت میں کوئی حصہ نہیں، اور اللہ کے کسی قانون میں کوئی تبدیلی نہیں کی جا سکتی۔ اور اس کے برعکس آیت 29 دیکھیے، ان ذکرنا ولم یرد الحیات الدنیا، ہدایت سے اعراض کرنے والوں سے اعراض کی ہدایت ہے، یعنی جو خود ہدایت پہ نہیں، اب تم اس سے پیچھے ہو جاؤ ورنہ تمہاری بھی ہدایت خطرے میں ہے۔ کیونکہ زندگی کا مقصد صرف دنیا اور اس کی مرغوبات بن جاتا ہے ایسے شخص کے لیے، اللہ کی ہدایت کے مقابلے میں اپنے نفس کی پیروی شروع کرتا ہے۔ تو بری صحبتوں سے بچیے تاکہ آپ برے نہ بن جائیں۔ اللہ تعالیٰ نے انسان کو اس کے دوست کے دین پہ رکھا ہے، تو یا تو دوست بدل دیجیے یا دوستیوں کے معیار بدل دیجیے۔ اللہ تعالیٰ نے یہی بات آپ کو مجھے بتائی، اور خاص طور پہ آپ دیکھیے آئے 29-30 میں دنیا داروں کی محرومی آپ پڑھ کر آئے ہیں، کیسے لمیٹڈ سوچ کے ساتھ دنیا 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 میں کھوتے ہیں۔ اب آگے آیت نمبر 31 سے 32 میں، کبیرہ گناہوں سے بچنے والوں کے لیے خوشخبریاں ہیں اور بشارتیں بھی ہیں۔ وللہ ما فی السماوات و ما فی الارض، اور اللہ ہی کا ہے جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں ہے، تاکہ اللہ تعالیٰ برے عمل کرنے والوں کو ان کے اعمال کا بدلہ دے، اور نیک کام کرنے والوں کو اچھا بدلہ عطا فرمائے۔ ان لوگوں کے لیے جو بڑے بڑے گناہوں سے بچتے ہیں اور بے حیائی سے بھی بچتے ہیں، بے شک تیرا رب بہت کشادہ مغفرت والا ہے، وہ تمہیں بخوبی جانتا ہے جبکہ اس نے تمہیں زمین سے پیدا کیا اور جبکہ تم اپنی ماں کے پیٹ میں بچے تھے، وہ تو تمہیں اس دنیا میں آنے سے پہلے جانتا ہے۔ بس تم اپنی پاکیزگی آپ بیان نہ کرو، وہی پرہیزگاروں کو خوب جانتا ہے۔ تو کبیرہ گناہ حقیقت میں جہنم کا ایندھن ہے، اللہ تعالیٰ آپ کو مجھے اس سے بچا لے اور اچھے کام کرنے کی توفیق دے۔ اور خاص طور پہ اس میں جو بات تھی کہ خود کو پاکیزانہ سمجھو، سیلف پریزنگ اسلام کبھی پسند نہیں کرتا، چاہے وہ کسی نیک کی زبان سے کیوں نہ ہو، بد کی تو کیا ہوگی۔ کہتے ہیں کہ اتنی نہ بڑھا پاکیے داماں کی حکایت، دامن کو ذرا دیکھ ذرا بندے قبا دیکھ، یعنی اپنی نیکیوں کا ڈھنڈورا پیٹنے کی ضرورت نہیں، اللہ خوب جانتا ہے کون کتنا متقی اور کتنا پرہیزگار ہے۔ تو तो अपने आप को नेक न समझिए बल्कि दूसरे को नेक समझिए और उसकी बुराइयों से ओवरलुक कीजिए। यह पैगाम है इन आयात का। आगे 33 से 37, क्या दौलतमंदों से अल्लाह राजी है? क्वेश्चन है एक अल्लाह का आपके मेरे सामने। और अपने वादे वफा करने वाले कौन? अफरैतल्लज़ी तवल्ला, क्या आपने इसे देखा जिसने मुंह मोड़ लिया और बहुत कम दिया और हाथ रोक लिया? ये किसके साथ होता है? जिसको हुब्बे दुनिया और कराहियतुल मौत होती है। वो कहते नहीं, अगर और जिए रहे तो फिर माल भी तो चाहिए ना, देने को दिल भी करता है, दे के वापस लेने को दिल करता है कि नहीं नहीं अब तो पता नहीं जिंदा ना हो जाए और पता नहीं क्या ना हो जाए। तो दोबारा सुनिए इस टेक्स्ट को, क्या आपने उसे देखा जिसने मुंह मोड़ लिया, शायद आईने में हमें ये शख्सियत दिख जाए, और बहुत कम दिया और हाथ रोक लिया? क्या इसे इल्मे गैब है कि वो सब कुछ देख रहा है? क्या इसे इस चीज की खबर नहीं दी गई जो मूसा अलैहिस्सलाम के और वफादार इब्राहिम के सहीफों में था? ऐसे लगता है कि इब्राहिम के तज़किरे के बगैर बात ही नहीं बनती। अल्लाह को बड़ा ही प्यार है और बड़ा ही लाड है, हालांकि यहां बात पूरी हो गई थी, लेकिन वह इब्राहिम अल्लसी वफा इससे हाईलाइट कर लीजिए, बा वफा बनिए। ये है वो प्राइड ऑफ परफॉर्मेंस जो अल्लाह ताला हजरत इब्राहिम को देता। और अल्लाह के नबी के सामने वलीद बिन मुगीरा था, इन आयतों में उसकी मजम्मत थी, कैसे अपने दोस्तों को खुश करने के लिए अल्लाह के नबी को नाराज कर गया और अल्लाह को पीछे कर दिया, अपनी आखरत बिगाड़ गया दुनिया बनाने के शौक में, दुनिया फिर भी कोई नहीं बनी। तो अल्लाह ने आयत आपको बता दिया कि असल बात है कि इंसान का अमल उसके काम आएगा, और करना क्या है, उतना बोझ उठाइए जितना सहार सके, क्योंकि आयत 38 से 42 में अपना वजन अपना बोझ खुद उठाना पड़ेगा और इंसान को इसकी कोशिश के मुताबिक मिलेगा बदला और अमल ही काम आएंगे। अल्लाह तज़िरु वाज़िरतु विज़्रा उख़रा, कि कोई शख्स किसी दूसरे का बोझ ना उठाएगा, और ये कि हर इंसान के लिए सिर्फ वही है जिसकी खुद इसने कोशिश की, और ये कि बेशक इसकी कोशिश अनकरीब देखी जाएगी फिर इसे पूरा पूरा बदला दिया जाएगा, और ये कि आपके रब ही की तरफ से पहुंचना है। ये आयत हाईलाइट कीजिए आयत 39 में, लैसा लिल इंसान इल्ला मा सा। बहुत सारे इसके मुख्तलिफ नुक्ते हैं, लेकिन यहां ये समझ लीजिए कि इंसान का अमल काम आएगा। हर दौर में अल्लाह ने इस हकीकत को खोल के रख दिया कि अपनी जिंदगी में अगर गुनाहों की और गुनाहों के सदका जारिया छोड़ दिए बुराई सूरत में, तो कल उनका बोझ मिलेगा तुम्हें, और आज अगर अच्छे काम करोगे तो अच्छा अमल मिलेगा, आज सदका जारिया बनोगे बाकिया तो सालेहात में शामिल होगे तो वो होगा, यानी जैसी जिंदगी जैसे अपने पीछे चीजें छोड़ी वही मिलेगा, लेकिन कल अल्लाह की अदालत में पेश तो होना पड़ेगा। अल्लाह ताला में जिंदगी में ही नेकियों की दावत देने वाला और लेने वाला बना दे। आयत 43 से 49, अल्लाह की कुदरत के फिर कुछ मुजाहिर भी हैं और मुतजाद अहवाल हैं। आप बड़ी प्यारी आयतें, इसको एंजॉय करिएगा थोड़ा सा, यानी ऑपोजिट बातें एक एक आयत में इकट्ठी चलती आ रही हैं। वन नहू व अदहक व अबका, और वही है, और ये कि वही खसाता है और वही रुलाता है, और ये कि वही मारता है और वही जिलाता है यानी जिंदा करता, और ये कि उसी ने जोड़ा यानी नर पैदा किया, नर और मादा पैदा किया नुतफे से जबकि वो टपकाया जाता है, और ये किसी के जिम्मे दोबारा पैदा करना है, और ये कि वही मालदार बनाता है और शरमाया देता है। क्या करना है दुनिया के पीछे भाग के? अल्लाह कहता है मैं देता हूं तुम्हें माल, तुम मेरे रास्ते में आओगे तो क्या मैं तुम्हें भूखा मारूंगा? देखिए, माँ बच्चे से खुश हो तो ज्यादा देगी कि नाराज होगी तो ज्यादा देगी? हाँ, गुस्से में जब बच्चा सताए और जिद करे तो माँ पटक के कहती है पकड़, अब मेरी से बात न करना। यह है नाफरमानियों का रिस्क। अल्लाह रिस्क दे के आपको आपसे दूर दिन ब दिन करेगा। और आपने देखा होगा कभी माँ कोई काम कर रही है और बच्चा बार बार सताता है ना, तो माँ उसको मसरूफ कर देती है कोई चीज दे के, खोल खेल खिलौने के खेलता रहे मेरे पास ना आए। इसी तरह अल्लाह हमें दुनिया के खेल खिलौने देकर अपने से दूर करता है। हुब दुनिया व कराहियतुल मौत, कि ये खेल खिलौने हमें अल्लाह से दूर ही ना कर रहे हो, जिसको आज हम सारा वक्त झाड़ते पूछते रहते हैं, और इसको पाने का शौक और खोने का गम, और ये कि वही शेरा यानी एक सितारे का रब है। क्या पता चला खुशी गम जिंदगी मौत मुजक्कर मुअन्नस खुशहाली तंग दस्ती जोड़ों की बात करके शेरा नामी सितारे का रब कहकर अल्लाह ने बता दिया कि ला इलाहा इल्लल्लाह, अल्लाह एक है, बस उसी को मानो। आगे आयत 50 سے لے کر 58 میں قوموں کی ہلاکت کے کچھ قصے ہیں اور اللہ کے جلال کے مظاہر دکھیں گے آپ کو ان آیات میں, یعنی بڑا غضب ان آیات میں. ذرا سا اس کو پڑھ کے دیکھتے ہیں. وَأَنَّهُ أَهْلَكَ عَادَ الْأُولَى, اور یہ کسی نے عاد اولا کو ہلاک کیا اور ثمود کو بھی, جن میں سے ایک کو بھی باقی نہ رکھا, ان کو نہیں رکھا تو آج والے کیسے باقی رہیں گے. اور اس سے پہلے قوم نوح کو, یقیناً وہ بڑے ظالم اور سرکش تھے, اور الٹی ہوئی بستیاں شہر قوم لوط کی طرف اشارہ, ان کو بھی اسی نے الٹ دیا. پھر اس پر چھا گیا جو چھا گیا, یعنی پتھروں کی بارش. پس انسان تو اپنے رب کی کس کس نعمت کے بارے میں جھگڑے گا, اس کو ہائی لائٹ کیجیے. جھگڑالو ہے انسان, اتنی نعمتیں پا کر بھی جھگڑتے اور چاہیے. یہ نبی ڈرانے والے ہیں پہلے ڈرانے والوں میں سے. آنے والی گھڑی قریب آ گئی ہے, یعنی قیامت اور موت. اللہ کے سوا اس کا وقت معین پر کھول دکھانے والا اور کوئی نہیں. تو کیا پتہ چلا کہ اللہ مختلف بستیوں کی مثالیں دے کر ہمیں ایک ہی پیغام دیتے ہیں, آیت 56 سے آنورڈ, کہ گناہوں سے باز آ جاؤ. جب قیامت آئے گی تو تم نہیں بچ سکو گے, آج بچ جاؤ. اور اب سورت کا تتمہ آیت 59 سے 62, اپنی اصلاح کر لو. اللہ مجھے اپنی اصلاح کی توفیق دے دے. افمن ھذا الحدیث تعجبون, کیا پس تم اس بات سے تعجب کرتے اور ہنس رہے اور روتے نہیں ہو, بلکہ تم کھیل رہے ہو, فن ہے تمہارے لیے زندگی. افمن ھذا الحدیث تعجبون وتضحکون ولا تبکون وانتم صامدون. ایک ایک شعور پہ ہتھوڑے برسانے والا سوال ہے. فن, فرولے, کھیل, یہ جو لفظ ہے نا, تو سامدون, یہ افسانہ گوئی کو کہتے ہیں, فلمیں, ڈرامے, گانے. سمدا, راتوں کو چوپالوں پہ بیٹھ کر محفل راگ و رنگ لگاتے تھے. اللہ ڈانٹ رہا ہے کہ تمہیں زندگی کھیل لگ رہی ہے, فن پلیکس ہے. تم دنیا میں ایک سٹیج شو میں آئے ہو, یہ کوئی فلم انڈسٹری ہے دنیا, اتنی سنجیدہ زندگی کو آگ لگا رہے ہو. فاسجدوا للہ واعبدوا, اب اللہ کے سامنے سجدے کرو اور اسی کی عبادت کرو. یہ ہے ہدایت کے طالب کو پکار, اب جھک جاؤ. آیت سجدہ بھی ہے, اور اسی طرح سے عبادت یعنی بندگی کی بات ہے. عبادت تو کرتے ہو, اب بن جاؤ اسی کے, بن جاؤ اسی کے آگے, اپنے آپ کو جھکا لو. تو یہ تھی سورت نجم, آگے ہے سورت قمر. اللہ کے غیظ و غضب کا پرجلال مظہر آپ کو سورت قمر میں بھی دکھے گا. سرکش اور باغی قوموں پر اللہ کے عذاب جس جلال کے ساتھ آئے اس کا تجزیہ آپ دیکھیں گے. 54 نمبر کی سورت ہے, 55 آیات ہیں, اور سورج چاند ستاروں کے نام پہ سورتوں میں سے ایک سورت ہے. آیات میں پہلی 8 آیات 1-8 مشرقین مکہ پر اللہ کے غیظ و غضب سے متعلق ہیں. 9 سے 42 میں سابقہ عوام پر اللہ کا غضب. 43 سے 48 میں مشرقین مکہ پر اللہ کا غیظ و غضب. 49 سے 55 میں تقدیر کا بیان ہے. اور شروع کرتے ہیں, بسم اللہ الرحمن الرحیم. اقتربت الساعة وانشق القمر, آیت 1 سے 5 میں قیامت کی قربت بھی ہے اور مشرقین مکہ کی ہٹ دھرمیاں بھی ہیں. نہیں ماننا چاہتے تھے, ان کو نہیں اچھی لگتی تھی یہ باتیں, تو اللہ ایسے لوگوں کا تذکرہ فرماتے ہیں کہ اب ان کو قیامت کے دن ہی ساری باتوں کا پتہ لگے گا کہ اصل بات کیا تھی. قیامت قریب آ گئی اور چاند پھٹ گیا, اور اگر یہ اگر کوئی معجزہ دیکھتے ہیں تو منہ پھیر لیتے ہیں اور کہہ دیتے ہیں یہ پہلے سے چلتا آتا ہوا جادو ہے. انہوں نے جھٹلایا اور اپنی خواہشوں کی پیروی کی, اور ہر کام ٹھہرے ہوئے وقت پر مقرر ہے. یقیناً ان کے پاس وہ خبریں آ چکی جن میں ڈانٹ ڈپٹ کی نصیحت ہے. آپ فیل کریں ان آیتوں میں کتنی ڈانٹ ہے, بلکہ اس پورے پارے میں آپ کو ڈانٹ کا انداز دکھ رہا ہے. اور کامل عقل کی بات ہے, لیکن ان رونی باتوں نے بھی کچھ فائدہ نہ دیا. جن کو نہیں ماننا ہوتا وہ نہیں مانتے, کچھ چنے نہیں گلتے. اللہ کہتے ان کو چھوڑ دیجئے ان کے حال پہ. اب آگے آیت 6 سے 8 میں روز قیامت کفار کی بری حالت دکھائی جا رہی ہے اور حشر کے مناظر. فتول عنہم یوم الید ادعا الی شیء نکر, پس نبی آپ ان سے اعراض کیجئے جس دن ایک پکارنے والا ناگوار چیز کی طرف پکارے گا. یہ جھکی آنکھوں قبروں سے اس طرح نکل کھڑے ہوں گے کہ گویا وہ پھیلا ہوا ٹڈی دل ہے. ٹڈیاں چھٹ چھٹی جیسے بارش کے بعد پھیل جاتی ہیں, اس طرح انسان ہوں گے. پکارنے والے کی طرف دوڑتے ہوں گے اور کافر کہیں گے کہ یہ دن تو بہت سخت ہے۔ اللہ اکبر، آج دنیا میں جب کہا جاتا تھا تو نہیں مانتے تھے، یعنی شرمندگی سے سر جھکے ہوں گے، لیکن اس دن کی شرمندگی بھی کام نہیں آئے گی۔ آیت 9 سے 16، قوم نوح کا برا انجام۔ کذبت قبلہم قوم نوح فکذبوا عبدنا، لفظ عبد کو غور سے دیکھیے، کتنا پیار ہے اللہ کو اپنے نبیوں سے، اور کیوں نہ ہو، جو ساری زندگی اللہ کے نام کی دہائیاں دیتے چلے گئے، کیا اللہ ان کو ضائع کر دے گا؟ کبھی بھی نہیں۔ ان سے پہلے قوم نوح نے بھی ہمارے بندے کو جھٹلایا تھا اور دیوانہ بتلا کر جھڑک دیا گیا۔ ذرا دیکھیے، آپ کو کبھی ڈانٹ پڑی ہے اللہ کے رستے میں؟ جھڑکیں پڑی؟ دیوانہ کا آپ کو، پاگل کا؟ حضرت نوح آپ سے مجھ سے کتنے اچھے تھے، کوئی تقابل بھی نہیں ہے، اور ان کو یہ سب باتیں سننی پڑی۔ تو اپنے آنسو پوچھ کر دین کے کام کیجئے۔ لوگ تنقید بھی کریں گے، برا بھی کہیں گے، اچھا بھی کہیں گے، نہ برا کہنے سے رکیے نہ اچھا کہنے سے چلیے۔ آپ اپنے رب پہ نظریں لگا کر، ایک ذمہ داری سمجھ کر، حق بات کو پیش کرتے رہیے۔ اسی کا میسج ہے ادھر۔ پس تو اس نے اپنے رب سے دعا کی کہ میں بے بس ہوں، تو میری مدد کر۔ یہ تھی وہ دعا جس کے نتیجے میں سیلاب آ گیا اور آسمانوں سے بھی پانی گرا۔ پس ہم نے آسمان کے دروازوں کو زور کے می سے کھول دیا۔ آیت 10، فدا ربہ انی مغلوب فانتصر۔ اگر کوئی حق کی دعوت قبول نہ کرے تو پھر دعا کے ذریعے اللہ کی طرف رجوع کرنا انشاءاللہ۔ دعا کا اثر دیکھیے۔ اور زمین سے چشموں کو جاری کر دیا، پس اس کام کے لیے جو مقدر کیا گیا تھا پانی خوب جمع ہو گیا، اور ہم نے اسے تختوں اور کیلوں والی کشتی پر سوار کر لیا۔ یہ ہے مٹیریلزم کی اپروچ کو ختم کرنے والی بات۔ دنیا کو آپ کہتے ہیں بہت آپ کو فائدہ دے گی، اور حضرت نوح کی کشتی کو اپڈیٹڈ نہیں تھی، برانڈ نیو گاڑی نہیں تھی کہ جس کو آپ اللہ کی نافرمانی سے لے، ٹوٹی پھوٹی گاڑی میں گزارا کر لیجیے، لیکن نافرمانی والی گاڑی نہیں لینی۔ حب دنیا و کراہیت الموت، جو ہماری آنکھوں کے سامنے چل رہی تھی، بدلہ اس کی طرف سے جس کا کفر کیا گیا۔ دیکھیے، ایک نوح کا بدلہ لینے کے لیے اللہ نے پوری دنیا میں پانی چھوڑ دیا۔ اللہ کا اپنا ایمان والا اتنا پیارا لگتا ہے؟ اللہ پوری دنیا تباہ کر سکتا ہے ایک بندہ مومن کے بدلے میں، جس کی جان ناحق لی گئی یا اس کو ستایا گیا؟ اور بے شک ہم نے اس واقعے کو نشانی بنا کر باقی رکھا، پس ہے کوئی نصیحت حاصل کرنے والا؟ بتاؤ میرا عذاب اور میری ڈرانے والی باتیں کیسی رہیں؟ ایسے لگتا ہے سامنے کھڑا کر دیا گیا۔ اور آیت 17 میں آپ قرآن سے نصیحت لینے والی بات کر دی، قرآن سمجھنے کے لیے آسان کر دیا۔ لکھ لیجئے، 4 مرتبہ آپ کوئی صورت میں یہ جملہ ملے گا کہ ہم نے قرآن کو سمجھنے کے لیے آسان کر دیا، کوئی ہے جو نصیحت کر لے لے؟ تو یاد رکھیے کہ قرآن ایک مشکل کتاب نہیں ہے جسے صرف علماء کرام سمجھ سکتے ہیں۔ اللہ نے اس کتاب اور قرآن کے ذریعے سے لوگوں کو ہدایت دی جن کے بارے میں قرآن خود کہتا ہے کہ وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ، سورۃ آل عمران 164 میں ہم پڑھے۔ تو قرآن ہدایت کے لیے بہت آسان ہے، ہاں تدبر کے لیے مشکل ہے، اس کے لیے علماء کرام کی ضرورت ہے۔ وہ بڑی بڑی باتیں آپ کو نہیں کرنی، جیسے اس وقت ہم جو قرآن پڑھے نا، یہ تذکر والا ہے، یہ سب کے لیے آسان ہے۔ کہ آپ کو سمجھ نہیں آ رہا، یہ بہت بڑے الزام ہے کہ قرآن کھولا تو گمراہ ہو جائیں گے، اور قرآن عام لوگ نہ پڑھیں اور 7 علوم پڑھیں۔ قرآن کی سائد پہ غور کرتے ہوئے سنیے گا، قرآن پڑھتے ہوئے تذکیر کا انداز رکھیں گے تو میرے آپ جیسے بھی پڑھا لیں گے۔ ہاں تدبر کا انداز، معنی نکالنے، اخذ کرنا، اس کے لیے صاحب علم لوگ بہت سارے موجود ہیں، تو لہٰذا اس کتاب کو عام کرنے کی ضرورت ہے۔ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ، اور بے شک ہم نے قرآن کو سمجھنے کے لیے آسان کر دیا، پس کیا کوئی نصیحت حاصل کرنے والا نہیں ہے؟ سوال ہے آپ سے مجھ سے، تو کیا پتہ چلا قرآن کی خوبیاں؟ اور آسان زبان ہے اس کی، نصیحت کے لیے آسان اور سہل ہے، انداز بیان بڑا سادہ اور عام فہم ہے۔ قرآنی ہدایت کا تعلق انسان کی عملی زندگی سے ہے، تو ظاہر ہے ڈے ٹو ڈے لائف کے مسئلے تو عام طور پہ سمجھ آ ہی جاتے ہیں، اور قرآن کے عجائب کبھی ختم نہیں ہوں گے۔ 10 دفعہ بھی پڑھوں گی پڑھاؤں گی تو پھر بھی اگلی دفعہ نئی ہی بات سمجھ آئے گی۔ یہ تو میں خود بھی ہر سال دیکھتی ہوں دورہ قرآن کے تھیم کے ڈفرنس کے ساتھ۔ ایک ہی قرآن ہوتا ہے، یقین کریں، آپ ہر سال کا پارا اکٹھا سن کر دیکھیں، آپ کو لگے گا بھی نہیں ایک ہی پارا۔ یہ ہے قرآن کا اعجاز، تدبر کے، تفکر کے درجے پہ جا کر جب لیتے ہیں تو پھر آپ کو اس سے فائدہ ہوتا ہے۔ پھر آگے آیت 18 سے 48 تک گزشتہ قوموں پر عذاب کا تذکرہ، جس میں آیت 18 سے 22 میں قوم عاد کی بربادی کی بات ہے. کستبت عاد فقی فقان عذابی ونذر، قوم عاد نے بھی چھٹلایا آپس، کیسا ہوا میرا عذاب اور میری ڈرانے والی باتیں. ہم نے ان پر تند و تیز مسلسل چلنے والی ہوا ایک منحوس دن میں چھوڑ دی، جب بھیج دی ایک منحوس دن میں بھیج دی جو لوگوں کو اٹھا اٹھا کر دے پٹکتی تھی. تصور میں لائیے قوم عاد کے اونچے لمبے قد اور درختوں کے تنوں کی طرح، کانو اجاز النخل خاوی یا کلف آئے گا آگے پارے میں آپ پڑھیں گے، تو کیسے گرے گرے پڑتے ہوں گے، گویا کہ وہ جڑ سے کٹے ہوئے کھجور کے تنے ہیں. پس کیسی رہی میری سزا اور میرا ڈرانا؟ یقیناً ہم نے قرآن کو نصیحت کے لیے آسان کر دیا ہے، بس کیا ہے کوئی نصیحت حاصل کرنے والا؟ بولیے تو صحیح. جی اللہ ہم ہیں نصیحت کے لیے تو سن رہے ہیں، فتنوں کے لیے تھوڑی سن رہے ہیں. اللہ تعالیٰ ہمیں اس سے واقعی نصیحت لینے والا بنا دے. قوم سموت نے ڈرانے والوں کو جھٹلایا، کہنے لگے کیا ہم میں سے ایک ہی شخص کی ہم فرما برداری کرنے لگے؟ تب تو یقیناً ہم غلطی اور دیوانگی میں پڑے ہوئے ہوں گے. کیا ہمارے سب کے درمیان صرف اسی پر وحی اتاری گئی تھی؟ دیکھیے داعی دین کو کیسے لٹ ڈاؤن کرنے کا انداز ہے. اور نعوذ باللہ، نہیں بلکہ وہ جھوٹا شیخی خور ہے. نعوذ باللہ، انبیاء کرام کے لیے جملے سنتے پڑھتے بولتے وقت انسان کا دل ہل جائے، لیکن یاد رکھیے کہ جو دنیا کی محبت میں شکار ہو چکے ہوتے ہیں نا، پھر وہ ایسے جملے بھی بول دیتے ہیں کبھی کبھی. اب سب جان لیں گے کل کو کہ کون جھوٹا اور شیخی خور تھا. بے شک ہم ان کی آزمائش کے لیے اونٹنی بھیجیں گے، پس اے صالح تو ان کا منتظر رہے اور صبر کر. ہاں انہیں خبر کر دے کہ پانی ان میں تقسیم شدہ ہے، ہر ایک اپنی باری پر حاضر ہوگا. انہوں نے اپنے ساتھی کو آواز دی اور جس نے اونٹنی پر وار کیا اور اس کی کوچھے کاٹ دی، پس کیوں کر ہوا میرا عذاب اور میرا ڈرانا؟ بار بار یہ آیت صورت میں آپ پڑھ رہے ہیں. ہم نے ان پر ایک چیخ بھیجی، پس ایسے ہو گئے جیسے کانٹوں کی اوندھی ہوئی باڑ، کٹی ہوئی باڑ. اور ہم نے نصیحت کے لیے قرآن کو آسان کر دیا، پس کیا ہے کوئی جو نصیحت قبول کرے؟ اپنے دل سے کہیے کہ قبول کر لو اس سے پہلے کہ پھر زبردستی قبول کروائے جو. قوم لوط نے بھی ڈرانے والوں کو جھٹلایا، بے شک ہم نے ان پر پتھر برسانے والی ہوا بھیجی سوائے لوط علیہ السلام کے گھر والوں کے. انہیں ہم نے سحر کے وقت نجات دی، اپنے احسان سے ہر شکر گزار کو ہم اسی طرح بدلہ دیتے ہیں. یقیناً لوط علیہ السلام نے انہیں ہماری پکڑ سے ڈرایا تھا، لیکن انہوں نے ڈرانے والوں کے بارے میں شک و شبہ کیا اور جھگڑا کیا، اور لوط علیہ السلام کو ان کے مہمانوں کے بارے میں پھسلایا. پس ہم نے ان کی آنکھیں اندھی کر دیں، اس سے پتہ چلتے قوم لوط اندھی کی گئی، اور کہہ دیا کہ میرا ڈرانا اور میرا عذاب چکھو. اور یقینی بات ہے کہ انہیں صبح سویرے ہی ایک جگہ پکڑنے والے مقررہ عذاب نے غارت کر دیا، بس میرے عذاب اور میرے ڈراوے کا مزہ چکھو. اور یقیناً ہم نے قرآن کو پندوواز یعنی نصیحت کے لیے آسان کر دیا ہے، پس کوئی ہے کیا جو نصیحت پکڑنے والا ہو؟ اور فرعونیوں کے پاس بھی ڈرانے والے آئے، انہوں نے ہماری تمام نشانیاں جھٹلائیں، پس ہم نے انہیں بڑے غالب کبھی پکڑنے والے کی طرح پکڑ لیا. اے قریشیو، کیا تمہارے کافر ان کافروں سے کچھ بہتر ہیں، یا تمہارے لیے اگلی کتابوں میں چھٹکارا لکھا ہوا ہے؟ یا یہ کہتے ہیں کہ ہم غلبہ پانے والی جماعت ہیں؟ عن قریب یہ جماعت شکست دی جائے گی اور پیٹ دے کر بھاگے گی، بلکہ قیامت کی گھڑی ان کے وعدے کا وقت ہے، اور قیامت کا دن یعنی قیامت بڑی سخت اور کڑوی چیز ہے. ہائی لائٹ کر لیجئے، قیامت کڑوی ہے. کیسے؟ بلے ساتو موعدہم و ساتو ادھا و امر، امر کہتے ہیں کڑوی کو. بے شک گناہگار گمراہی میں اور عذاب میں ہیں، جس دن وہ اپنے منہ کے بلاک میں گھسیٹے جائیں گے اور ان سے کہا جائے گا دوزخ کی آگ لگنے کے مزے چکھو. دل نہیں کرتا اس ترجمے کے بیچ میں ایک لفظ بولنے کو، دنیا کے عذاب کے بعد اب آخرت کا عذاب چکھو. یہ ہے حب دنیا و کراہیت الموت کا انجام. اپنے دور کی بڑی بڑی سپر پاورز قومیں گاجر مولی کی طرح کاٹی جا رہی ہیں، اور ایک ایک نے اپنا انجام خود دیکھ لیا، اپنی آنکھوں سے دیکھ لیا. قوموں کے نام سن سن کے بھی یاد ہو گئے آپ کو، لیکن کیسے اللہ کی جب پکڑ آتی ہے تو پکڑتے ہیں. قوموں پہ عذاب آتے. قوم لوط پہ عذاب کی پہلی قسط آئی تو اندھا کر دیا, پھر زلزلہ آیا دوسری قسط آئی, پھر تیز ہواؤں سے کنکر برسے چوتھی, اور زمین میں پٹک کے رکھ دیا. آج بھی ہوموسیکشل اور آج بھی جنس پرست لوگ جو ان کو ڈر جانا چاہیے اللہ کی, کوئی پکڑ نہ آ جائے. اللہ اکبر. اور پھر آپ دیکھیے کہ 46-48 میں عذاب دنیا کے بعد عذاب آخرت پیچھے پڑا ہوا ہے. یہ نہیں کہ وہ چلا گیا تو جان چھٹ گئی, آگے جا کے جو ہوگا وہ نہ جانے کیا ہوگا. اللہ تعالیٰ بچا کے رکھے. اور آج 41-42 میں آلے فرعون کی جو بدبختی کا حال آپ نے پڑھ لیا تو پتہ چلا کہ وقت کے بڑے بڑے تاغوت کچل کر رکھ دیے گئے. تو کیا پھر مشرکین مکہ پہ عذاب نہیں آ سکتا؟ آج 43-48 میں یہ بات پڑھ کر ہم آگے. تو اللہ کل والوں کو پکڑ سکتا, آج کو پکڑ والا, آج والوں کو بھی پکڑ سکتا ہے. اللہ تعالیٰ اپنی سرکشیوں سے بچائے. آگے آئے 49-55 میں تقدیر میں سب کچھ لکھا جا چکا ہے, اور متقیوں کی تقدیر ہی اصل میں بہترین تقدیر ہے. آئیے دیکھیے. انا کل شئین خلقناہ بقدر, بے شک ہم نے ہر چیز کو ایک مقرر اندازے سے پیدا کیا, اور ہمارا حکم صرف ایک ہی بار کا ایک کلمہ ہوتا ہے, جس جیسے آنکھ کا چپکنا, یعنی بس کن کہتے ہیں اور کام ہو جاتا ہے. اللہ نے جس چیز کی تخلیق کی اس کی تقدیر بھی طے کر دی, اور اللہ کو اپنی تقدیر کے فیصلے نافذ کرتے ہوئے بس اتنی دیر لگتی ہے جیسے بلنک آف آئی. ماضی کی بڑی بڑی قوموں کی ہلاکت کے فیصلے ہوں یا مکہ والوں کے عذاب کے دھمکیاں دی جا رہی ہیں, وہ وقت تو ایک بلنک آف آئی ہوگی اور اللہ ان کو تباہ و برباد کر دے گا. اور ہم نے تم جیسے بہت ساروں کو ہلاک کر دیا, پس کوئی ہے جو نصیحت کر لینے والا ہو؟ آپ سوچیے یہ آیتیں مکہ والوں کو کیسی لگتی ہوں گی. فرمایا جو کچھ انہوں نے اعمال کیے سب نام اعمال میں لکھے ہوئے ہیں, اسی طرح ہر چھوٹی بڑی بات بھی لکھی ہوئی ہے. یقیناً ہمارا ڈر رکھنے والے جنتوں اور نہروں میں ہوں گے, راستی اور عزت کی بیٹھک میں قدرت والے بادشاہ کے پاس. آخری آیت کو ہائی لائٹ کیجیے, بلکہ دو آیتیں. ان المتقین فی جنات و نہر فی مقعد صدق عند ملیک مقتدر. پارے کے تھیم کو یہاں یاد کیجیے. دنیا اچھی لگتی ہے نا, بڑی بیٹھکیں, بڑی پارٹیاں, بڑی صحبتیں. اللہ کہتا ہے کہ تم کوتے لا یموت پہ جی کے آؤ, میں تمہیں اپنی عزت کی محفلوں میں بٹھاؤں گا, فرشتوں کی محفل ہوگی, اللہ میزبان ہوگا, اللہ آپ کو مجھے اس کے قابل کر دے. آگے سورت الرحمن, قرآن پاک کی مشہور ترین سورت, کامن سورہ, قرآن پاک کی زینت ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم کی بھی پیاری سورت اور آج امت کی بھی پیاری سورت ہے. بہت سارے لوگ اس کو قرآن کی دھلن کہتے ہیں, روایت موجود ہے لیکن اس کی صحت کا یقین نہیں ہے. بہرحال جنت کی باتیں اور جہنم کی بھی باتیں ہیں, خوبصورت الفاظ ہیں, چھوٹی چھوٹی آیتیں ہیں, 78 آیات ہیں, 55 نمبر کی سورت ہے. ہاں یہ اس کی خوبی ہے کہ اللہ کے ناموں میں سے ایک نام پہ سورت ہے, الرحمن. آیتوں کو دیکھیے تو پہلی چار آیتیں عظمت قرآن پہ ہیں, پھر 5-36 اللہ کی قدرت کے مظاہر, 37-45 اہل جہنم پر عذاب کی باتیں, اور 46-78 یعنی اینڈ تک اہل جنت پر انعامات ہیں. اللہ ہمیں اس کو پڑھ کر غور و فکر کرنے والا بنا دے. بسم اللہ الرحمن الرحیم. الرحمن علم القرآن خلق الانسان علمہ البیان. اللہ تعالیٰ نے پانچ صفات کو یہاں جمع کر دیا ایک ساتھ, جو انسانیت کی عظمت ہے. یعنی چار چیزیں, بلکہ پانچ کو چار کر دیجئے, بلکہ پہلی چار آیتیں جو ہم پڑھیں گے اس کا ٹاپک بھی لکھ لیجئے. قرآن اللہ رحمان کی سب سے بڑی نعمت ہے. ادھر ایک طرف تو عظمت قرآن کا تذکرہ, دوسرا ان میں چار چوٹی کی چیزیں یعنی صفات باری تعالیٰ میں چوٹی کی صفات میں ہیں. رحمان وہ ہستی جس کی رحمت میں جوش ہے, ہم سب اللہ کی اس شان کے محتاج ہیں. پھر سب سے زیادہ چوٹی کا علم اللہ نے سکھایا وہ علم قرآن ہے, قرآن کا سب سے پہلا استاد تو اللہ تعالیٰ ہی ہے. پھر مخلوقات میں چوٹی کی مخلوق انسان ہے, اور انسان کی صلاحیتوں میں سب سے بڑی صلاحیت بولنے کی صلاحیت ہے, جو گونگے ہیں ان سے کوئی پوچھے جا کر, اور آپ اپنا معافی ضمیر نہ بتا سکیں کتنی امبیرسمنٹ ہوتی ہے. ان چار بڑی بڑی چیزوں کا نتیجہ بتایا جا رہا ہے کہ جب انسان ان کا صحیح استعمال کرے اور اس کو قرآن کے سیکھنے سکھانے کے لیے استعمال کرے تو اللہ کے نبی کی وہ حدیث خیرکم من تعلم القرآن وعلمہ, بخاری کی روایت ہے, تمہیں بہترین وہ ہیں جو قرآن سیکھے اور سکھائیں. اس سارے تناظر میں سنیے, रहमान ने कुरान सिखाया, इसने इंसान को पैदा किया और इसे बोलना सिखाया। अल्लाह हक बोलने वाला बना दे। कुरान भी सिखाएं तो हक की ऐनक लगाकर पढ़ाए, ना कि अपने ही कुछ फायदे और अपनी कुछ बातें रखकर दिल में। फिर आयत 5 से 12 तक कायनात में फैली हुई निशानियां भी हैं और खास तौर पे 5-9 में कायनात के अदल की बात दिखाई जा रही है कि अब तुम भी अदल करो। अश्शम्स वल कमरु बिहुस्बान, आफ्ताब और माहताब यानी सूरज और चांद मुकर्ररा हिसाब से हैं और सितारे और दरख्त दोनों सजदा करते हैं। इसी ने आसमान को बुलंद किया और इसी ने तराजू रखी ताकि तुम तोलने में तजावुज ना करो। इंसाफ के साथ वजन को ठीक तोगलो, ठीक रखो और तोल में कमी ना करो। और इसी ने मखलूक के लिए जमीन बिछा दी जिसमें मेवे हैं और खोशे वाले खजूर के दरख्त हैं और भुस वाला अनाज और खुशबूदार फूल हैं। तो पूरी कायनात इतनी हसीन सजी हुई काम कर रही है तो तुम भी अदल से काम करो। इसमें अदल की बात भी है, जाब्तों की बात है, डिसिप्लिन बन जाओ, तवाजुन रखो। कहते हैं कि लो सांस भी आहिस्ता के नाजुक है बहुत काम, आफाक की इस कारगह शीशा गरी का। तो कायनात के तवाजन और अदल की बात है। आपको मुझे भी जिंदगी में तवाजन रखना होगा, खास कर दुनिया और आखरत के बीच में तवाजन रखिए। कुन फिद दुनिया का अन्ना का गरीबन वाली हदीस को याद कर लीजिए। इंतहा पसंदी से बचना है। इस्लाम जो है वो एक्सट्रीमिज्म से नहीं बल्कि आपको बैलेंस रखकर चलने का हुक्म देता है। फिर आगे आयत 13, फबियाई आलाई रब्बिकुमा तुकज्जिबान। 31 बार, 31 टाइम आप इस आयत को सुनेंगे और हर बार कहिए कि जमीन पर अल्लाह की जो नेमतें हैं और आसमानों में जो मिलेंगी हम किसी को झुठला नहीं सकते। फबियाई आलाई रब्बिकुमा तुकज्जिबान, पस इंसानों और जिन्नो तुम अपने परवरदिगार की किस किस नेमत को झुठलाओगे। आप झुटला सकते हैं, मैं झुटला सकती हूँ, बोलिए अल्लाह हम किसी नेमत को नहीं झुटला सकते। इतनी तेरी नेमतें, इतनी खूबसूरत नेमतें, हम इसको कैसे झुटलाएं। इस आयत का जवाब सुन लीजिए। तिर्मिजी की रिवायत है कि जब आपने जिन्नात के सामने यह आयत पढ़ी तो उन्होंने जवाब दिया, ला बिशयिन मिन नेमिका रब्बना नुकज्जिबु फलकल हम्द। ऐ हमारे रब, हम तेरी किसी नेमत को नहीं झुटलाते, सब हमदो सना तेरे लिए। तो आपने कहा तुम्हारे भाई जिन्नात अच्छे हैं जिन्होंने ये जवाब दिया। तो अरबी ना आती हो तो उर्दू में दिल में कहते ही जाइए ताकि हम अल्लाह की नेमतों को ना झुटलाएं। आयत 14 से 25, अल्लाह की कुदरत की निशानियां और मज़ाहिर। खलकल इंसान मिन सलसालिन कल फखार, इसने इंसान को बचने वाली मट्टी से पैदा किया जो ठीकरी की तरह थी और जिन्नात को आग के शोले से पैदा किया। बस इंसानों और जिन्नो तुम अपने परवरदिगार की किस किस नेमत को झुटलाओगे। वो रब है दोनों मशरिकों का और दोनों मगरिबों का। बस इंसानों और जिन्नो तुम अपने परवरदिगार की किस किस नेमत को झुटलाओगे। इसने दो दरिया जारी कर दिए जो एक दूसरे से मिल जाते हैं, इन दोनों में काढ़ है इससे भर नहीं सकते। बस अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे। इन दोनों में से मोती और मूंगे बरामद होते हैं। बस अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे। अब देखिए नेमतों की जगह नेमत है, यानी एक को नहीं झुटला सकते, कहाँ इतनी को झुटला देना। और अल्लाह ही की मलकियत में है जहाज जो समंदरों में पहाड़ की तरह बुलंद चल फिर रहे हैं। बस अपने परवरदिगार की कौन कौन सी नेमतों को झुटलाओगे। कहिए कि अल्लाह हम किसी नेमत को नहीं झुटला सकते। पूरे मशरिक व मगरिब का एक हमें टूर करवा दिया, दो दरियाओं के मिलने की जगह दिखा दी। और अभी तो ये सिर्फ दुनिया के मूंगे और मोती हैं, कश्तियां और जहाज हैं। जब जन्नत की नेमतें देखेंगे तो क्या होगा। आगे है 26 से 36 में खास तौर पे दुनिया की रानाइयों का इंजाम बताया जा रहा है। तो हुब्ब दुनिया व कराहियतुल मौत के तनाजर में सुनिएगा। हर चीज अल्लाह की मोहताज है, कैसे कुल्लु मन अलैहा फान। दिल को उदास करने वाला जुमला है। जमीन पर जो कुछ है सब फना होने वाला है, इंसान भी और चीजें भी और सब कुछ। हाँ लेकिन सिर्फ तेरे रब की जात जो अजमत और इज्जत वाली है वो बाकी रह जाएगी। وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ. तो जब रब का नाम बाकी है ना, तो रब का कलाम भी बाकी रहेगा और इसको बाकी, इसकी खिदमत करने वालों के नाम बाकी होंगे. कितने प्यार से आज हम नाम लेते हैं इमाम बुखारी का, इमाम इब्ने कय्यम, तैमिया और इमाम बुखारी, ये अल्लाह उनके नाम बाकी रखता है. तो इल्म वालों के नाम बाकी रहते हैं. गुनाह वालों को तो एक नस्ल के बाद तो जानता नहीं कि पिछले दौर का कौन मारूफ सिंगर था और कौन था, लेकिन अच्छे काम करेंगे तो आपका नाम बाकी रहेगा अल्लाह के नाम के साथ. बस अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे, सब आसमानों जमीन वाले इसी से मांगते हैं. हर रोज वो एक शान में है, यानी हर वक्त अल्लाह के पास काम है, बहुत कुछ है. तो बात तो यही है कि जितना अल्लाह के ऊपर नजरें लगाएंगे उतनी ही बात होगी. पता क्या चलता है कि जो हुसन भी इस दुनिया का है वो आरसी है. अन करीब दुनिया की हर चीज फना होगी, सिर्फ अल्लाह अपना रुख अनवर जब दुनिया पे डालेगा क्यामत के दिन, तो वही बाकी रहेगा. तो अल्लाह ताला की जात के लिए अपने आप को खपा दीजिए, उसकी रजा को पाने के लिए आगे आ जाइए. हर शय अल्लाह के दर की फकीर है, आप भी उसी के दर के सवाली बन जाइए. ये है जिंदगी का खूबसूरत नक्शा. अब इंसानों की और जिन्नात की बेबसी का तस्करा सुनिए. बस अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे, जिन और इंसानों के गिरोह हो, अन करीब हम तुम्हारी तरफ पूरी तरह मुतवज्जे हो जाएंगे. फिर अपने रब की कौन कौन सी नेमत को तुम झुटलाओगे, ऐ गिरोह जिन्नातो इंस, अगर तुम में से आसमानों और जमीन के किनारों से बाहर निकल जाने की ताकत है तो निकल भागो, बगैर गलबे और ताकत के तुम नहीं निकल सकते. इंसान तो इतना मजबूर है, बनता कितना बड़ा है. बस तुम अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे, तुम पर आग के शोले और धुआं छोड़ा जाएगा तो फिर तुम मुकाबला न कर सकोगे. तो तुम अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे, बोलिए कि अल्लाह हम तेरी एक भी नेमत नहीं झुटला सकते. अल्लाह चैलेंज कर रहा है, इस दुनिया से निकलकर बाहर निकलकर देखो, नहीं निकल सकते. तो फिर अल्लाह मजीर ना मिनन नार, अल्लाह हमें आग से बचा दे और उसे महफूज रखे. आगे आए 37 से 45, मुजरिमों का अंजाम है. फैजन शक पतिसम फकानत वर्दतन कद दिहान, फिर जब आसमान फटकर सुर्ख हो जाए जैसे कि सुर्ख चमड़ा, फिर अपने रब की कौन कौन सी नेमत को झुटलाओगे, इस दिन किसी इंसान और किसी जिन से उसके गुनाहों की बात पुरस्त न की जाएगी. क्यों भला, इसलिए कि सब तो पहले से ही पता है अल्लाह को. फिर अपने रब की कौन कौन सी नेमत को झुटलाओगे, गुनाहगार सिर्फ हुलिये से ही पहचान लिए जाएंगे और इनकी पेशानियों के बाल और कदम पकड़ लिए जाएंगे. सर के बालों से पकड़ के झुकाया जाएगा, क्योंकि दुनिया में सजदा नहीं करते थे ना रब को, तो रब वहां करवाएगा, उसको करवाने आते हैं सजदे. अल्लाह हमें अपने आगे झुका ले. बस तुम अपने रब की किस किस नेमत को झुटलाओगे, ये है वो जहन्नुम जिसे मुजरिम झूठा समझते थे, यानी झूठा जानते थे. इसके खोलते हुए गर्म पानी के दरमियान चक्कर लगाएंगे. बस तुम अपने रब की कौन कौन सी नेमत को झुटलाओगे. क्या तकलीफ दे बात है, सारा जहन्नमियों का जिक्र जैसे लगता है कि कलेजा हलक में आ जाता है. दुनिया की मोहब्बत का ये इंजाम एंड पे हुआ, कैसे इंसान के दिल में शैतान दाखिल हुआ और उसने कुफर तक रखा. पिछले पारे की एक बड़ी प्यारी सी बात जहन में थी, कल भी नहीं बता सकी, कि नबी की बीवियों के हुजरों की बात की थी, कोठियों की नहीं. वो हुजरा ही क्यों ना हो जिसमें अल्लाह का जिक्र दिन रात चले. बस कुर नफी बुयूती कुन सूरह हुजरात में, सूरह अल अहज़ाब में भी आया था 22वें पारे के करीब, शुरू में आपने देखा था. तो अल्लाह को बड़े बड़े घर नहीं चाहिए आपके मेरे, छोटी छोटी घर, छोटे छोटे घरों में इज्जत से रहिए, अल्लाह की रजा के साथ लीजिए, नाफरमानियों का सारा सामान निकाल दीजिए ताकि आपके घरों से बीमारी भी जाए और बेसकूनी भी जाए. आगे देखिए आपका खूबसूरत इंजाम 46 से 59 में, जन्नतियों के एजाज व इकराम का. अल्लाह मुझे आपको इनमें शामिल करे. अस्हाबुल यमीन की जन्नत कैसी होगी आपको बताया जा रहा है, खास तौर पे आयत नंबर 46 से ऑनवर्ड देखिएगा. वली मन खाफ मकाम रब्बी जन्नतान, और इस शख्स के लिए जो अपने रब के सामने खड़ा होने से डरा, दो जन्नतें हैं. बस तुम अपने रब की किस किस नेमत को झुटलाओगे, दोनों जन्नतें बहुत सी टहनी और शाखों वाली हैं. बस तुम अपने रब की किस किस नेमत को झुटलाओगे, इन दोनों जन्नतों में दो बहते हुए चश्मे हैं. बस तुम अपने रब की किस किस नेमत को झुटलाओगे, इन दोनों जन्नतों में हर किस्म के मेवों की दो खस किस्में होंगी. बस तुम अपने रब की किस किस नेमत को झुटलाओगे, جنتی اپنے جنتی ایسے فرشوں پر تکیے لگائے ہوں گے جن کے استر دبیس ریشم کے ہوں گے اور دونوں جنتوں کے میوے بالکل قریب ہوں گے۔ پس تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے، پس تم اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، وہاں شرمیلی نیچی نگاہ والی ہو رہے ہیں۔ سوچئے، دو دفعہ اس میں اس حوروں کا ذکر ہے اور جنت کی عورتیں جھکی ہوئی۔ خیرات حسان، پہلے سیرت کا ذکر، پھر سورت کا ذکر، اور خیام کا لفظ آگے آ رہا ہے۔ چھپی ہوئی خیموں میں بپردہ عورتیں ہوں گی، جنت کی عورتیں چھچوری نہیں ہوں گی۔ اللہ ہمیں حیا دے دے آج بھی۔ وہاں شرمیلی نیچی نگاہوں والی ہو رہے ہیں جنہیں ان سے پہلے کسی جن و انس نے ہاتھ نہیں لگایا۔ بس تم اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، وہ ہورے مثل یاقوت اور مونگے کے ہوں گی۔ بس تم اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے۔ تصحاب الیمین کو اللہ جنتوں کی خوشخبریاں دے کر، کہیں جنت کی گھنی شاہوں کی بات، کہیں چشموں کی، میووں کی، اور بچھونوں اور مسندوں کی، اور دبیز ریشم کی بات بتاتے ہیں، اور بیویاں یاقوت اور مرجان کی طرح حسین و جمیل ڈیکوریشن پیسوں کی طرح ہوں گی، اور شرم و حیا اتنا کس کی بنا؟ آپ اسی پہ ریج گئے؟ نہیں، اب آگے سنیے مقربین کی جنت کیسی ہوگی۔ آیت 62 سے 67 میں مقربین کی جنت ہے، اور 60 سے 78 کو اوورال پڑھ لیں تو نیکی کا بدلہ نیکی کے سوا اور کچھ نہیں ہے۔ حل جزاء الاحسان الا الاحسان، احسان کا بدلہ احسان کے سوا کیا ہے؟ بس اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، اور ان کے سوا دو جنتیں۔ یہاں سے ہائی لائٹ کیجئے، دعا کریں اللہ میں اس قابل کر دے۔ اور یہ اللہ کے رستے کے مجاہدین کی جنتیں ہوں گی، جو جہد کر کے جہاد تک پہنچ کے اللہ ہمیں ایمان کے ان درجوں پہ رکھے کہ اللہ کے نام پہ زندگیاں تچ کرنے والے بن جائیں، کیونکہ وہاں جا کر بھی اگر ہمیں درمیانی جنت ملی تو حسرت نہ رہ جائے۔ احسان کا بدلہ احسان کے سوا کیا ہے؟ یعنی اگر تم نے نیکیوں کے کام احسان کے درجے پہ کیے تو میں بھی تمہیں احسان والی جنت دوں گا۔ بس اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، اور ان کے سوا دو جنتیں اور ہیں۔ بس اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے جو دو گہری سب سیاہی مائل ہیں۔ بوٹل گرین کلر کس کو پسند ہے؟ بس اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، ان میں دو جوش سے ابلنے والے چشمے ہیں۔ بس اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، ان دونوں میں میوے اور کھجور اور انار ہوں گے۔ بس اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، ان میں نیک سیرت خوبصورت عورتیں ہیں۔ بس تم اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، گوری رنگت کی حوریں، جنتی خیموں میں رہنے والیاں، کھلی باہر پھرنے والیاں نہیں۔ بس تم اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، ان کو ہاتھ نہیں لگایا کسی انسان یا کسی جن نے اس سے قبل۔ بس تم اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے، سبز مسندوں اور عمدہ فرشوں پر تکیہ لگائے ہوں گے۔ بس تم اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے۔ تبارک اسم ربک ذی الجلال والاکرام، تیرے پروردگار کا نام ببرکت ہے جو عزت اور جلال والا ہے۔ تو مقربین کی جنت کیسی لگی آپ کو؟ خوش نصیب ہیں وہ جو اللہ کے مقربین میں شامل ہو جائیں۔ اس کے لیے دنیا میں اللہ کا قرب اور دنیا سے دوری چاہیے ہوگی۔ درختوں کے پتے گہرے سبز، چشمے پھوٹ رہے، کثرت سے میوے، کھجور، انار، نیک سیرت بیویاں اور حوریں، خیموں میں رہتی، پردوں میں چھپی ہوئی، انڈے چھپائے ہوئے، اور دلکش مسندیں، نفیس بچھونے، یہ ریزورٹ نہیں لگتا، وہ ہوگا اصل میں فن پلیکس۔ یہ دنیا کام کی جگہ، وہ دنیا آرام کی جگہ۔ جو یہاں آرام فرما رہے ہیں کہیں وہاں جا کے رونا نہ پڑے۔ اور یہ آخر میں جو اللہ کے نام کی برکت کی بات کی نا، اس کو زندگی میں آج بھر لیں، انشاءاللہ زندگی میں بھی خیر ہے اور آخر ہے، دنیا بھی جنت بنے گی انشاءاللہ۔ آگے جی، سورت واقعہ قیامت کے ناموں میں سے ایک نام ہے، 56 نمبر کی سورت، 96 آیات ہیں۔ آخرت میں انسانوں کے تین احوال کا ذکر ہے، تین قسمیں ہیں اصل میں، تین گروہ ہیں، تین کام ہیں، دنیا میں بھی تین طرح کے لوگ ہیں، اور وہاں آپ کو مجھے چوائس دی جا رہی ہے یہاں بٹھا کر کہ اپنے لیے کیا تیار کیا ہے۔ آیات کو دیکھیں تو 1 to 10 قیامت کا نقشہ، 11 سے 26 مقربین کی جنت، 27 سے 40 اصحاب الیمین کی جنت، 41 سے 56 اہل جہنم کا برا انجام، 57 سے 74 اللہ کی قدرت کے مظاہر، 75 से 82 अज़मते कुरान और 83 से 96 मौत की कैफियत। अल्लाह ताला हमारा अच्छा इंजाम करे। आइए पढ़ते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम। इज़ा वक़तिल वाक़िया लैसा लि वक़्तिहा काज़िबा हाफ़िज़तुर राफ़िया। आयत 1 से 10 इंसानों के तीन गिरोह अमूमी तौर पर बताए जा रहे हैं। जब क़यामत कायम हो जाएगी जिसके वाक़े होने में कोई झूठ नहीं, वो पस्त करने वाली और बुलंद करने वाली होगी, जबकि ज़मीन जलजले के साथ हिला दी जाएगी और पहाड़ बिल्कुल रेजा रेजा कर दिए जाएंगे, फिर वो मिसल प्रगंदा गुबार के हो जाएंगे और तुम तीन जमातों में से हो जाओगे। दाएं बाजू वाले, सो दाएं बाजू वालों की खुशबख्ती का क्या कहना, और बाएं बाजू वाले तो बाएं बाजू वाले हैं, इनकी बदबख्ती का क्या ठिकाना। अल्लाहुम्म ला तजअलना मिन्हुम। और आगे वाले तो फिर आगे वाले ही हैं, अल्लाहुम्म जालना मिन्हुम। वहां जाकर थोड़े फिरासी हमने नहीं होना, हम दुनिया में थोड़े फिरासी हैं। अल्लाह सारी अपनी ख्वाहिशात आगे मूव कर रहे हैं, हमें भी माल अच्छा लगता है, हमें भी कपड़े जेवर जूतियां सोना चांदी अच्छा लगता है, लेकिन हम तेरे पास जमा करा रहे हैं ताकि तू वहां हमारे लिए सजा के रख। आज इसकी ख्वाहिश और कोशिश कर ले, कल वहां एक एक चीज की डिलीवरी आपको मुझे मिल जाएगी। कैसे अल्लाह ताला ने इंसानों के इन तीन गिरोहों का जिक्र करके आपके मेरे अंदर एक नई सोच और नया अज़्म डाल दिया है कि असाबुल शिमाल में नहीं होना, असाबुल यमीन में नहीं रहना। हमने असाबुल यमीन से ऊपर उठ के साबिकून अलवलून में रहना है, और देखिए कौन होंगे, 11 से 26 साबिकून की जन्नत। इसके लिए दुनिया में भी तो सबकत करनी पड़ेगी ना, सुस्तियां छोड़नी पड़ेगी, भाग दौड़ करनी पड़ेगी, मेहनतें करनी पड़ेंगी, आज अल्लाह के दीन के सीखने के लिए, कल सिखाने के लिए। उलाई कल मुकर्रबून, वही तो मुकर्रब लोग हैं, VIPs हैं ये, बल्कि VIIIPs है ये, वेरी वेरी इंपॉर्टेंट पर्सन। नेमतों वाली जन्नत में है, बहुत बड़ा गिरोह अगले लोगों में होगा और थोड़े से पिछले लोगों में से। ये लोग सोने की तारों से बने हुए तख्तों पर, कभी सोचा भी आपने कि आप सोने के पलंग पे सोएं? एक दूसरे के सामने तकिया लगाए बैठे होंगे। इनके पास ऐसे लड़के जो हमेशा लड़के ही रहेंगे, आमदोरफ्त करेंगे, आप खोरे और जंग लेकर यानी जग और ग्लास, और ऐसा जाम लेकर जो बहती हुई शराब से पुर हो, जिससे न सर में दर्द हो न अकल में फतूर आए, और ऐसे मेवे जो इनकी पसंद के हों, और परिंदों के गोश्त जो इनको मरगूब हों, और बड़ी बड़ी आंखों वाली हूरें जो छुपे हुए मोतियों की तरह हैं। वजह ये सिला है इनके आमाल का, इसको हाईलाइट कर लें। अमल से जिंदगी बनती है, जन्नत भी जहन्नम भी। ये खाक ही अपनी फितरत में न नूरी है न नारी, न वो वहां बेहुदा बात सुनेंगे न गुनाह की बात, सिर्फ सलाम ही सलाम की आवाज होगी। क्या पता चला कि साबिकून को अल्लाह की इंतहाई कुर्बत का मुकाम हासिल होगा। बड़ी तादाद हर उम्मत के पहले तबके में से होगी, लेकिन चंद आखिरी तबके में से भी होंगे। अल्लाह आपको मुझे उन थोड़ों में कर दे, और जन्नत में टेक लगाए हुए खूबसूरत महफिलों में बैठे होंगे, मेवे और फल खा रहे, खुरें और सब कुछ है। इसके लिए बदला है किस बात का, कि दीन के लिए कुर्बानियां और खिदमतें। आप देखिए कि कुछ लोग पोजीशन होल्डर्स होते हैं और कुछ सिर्फ पासर्स होते हैं और कुछ फेलियर्स हैं। अभी तक जिनको पढ़ा है ना, ये पोजीशन होल्डर्स हैं, आगे पढ़ेंगे पासर्स 1 और आखिर में पढ़ेंगे फेलियर 1। तो आयत नंबर 27 से 40, असहाबुल यमीन की जन्नत यानी मीडियोकर्स, बीच में रहने वाले, जन्नत तो मिल गई लेकिन दर्जे वो नहीं जो इससे पीछे सुन लिए। वसहाबुल यमीन इमा असहाबुल यमीन, और दाएं हाथ वाले क्या ही अच्छे हैं दाएं हाथ वाले, वो बगैर कांटों की बेरियों और तह बतह केलों और लंबे लंबे सायों और बहते हुए पानी और बकसरत फलों में, जो न खत्म हो न रोक लिए जाएं, और ऊंचे ऊंचे फर्शों में होंगे। हमने इनकी बीवियों को खास तौर पर बनाया है। यहां ही हुरों की बात नहीं हो रही, और कीजिए कि अपनी बीवी ठीक करके रेनोवेट करके अम्मा जी से जाके दे दी जाएंगी कि अब्बा जी आप इसी के साथ खुशियां मनाएं। आप भी सारा दिन खबरें और अखबारों के नाते औरतों को देखते रहते थे, अब आप इसी पे गुजारा करें। और हम इन्हें कुंवारियां बना दिया, और हमने इनको कुंवारियां बना दिया, मोहब्बत वाली और हम उम्र हैं, दाएं हाथ वालों के लिए है, जमे गफीर यानी बहुत ज्यादा अगलों में से और बहुत बड़ी जमात है पिछलों में से। मीडियोकर हमेशा ज्यादा है, जैसे पोजीशन वाले तो दो तीन होते हैं लेकिन पास होने वाले तो बहुत सारे होते हैं। अब आप बताइए, आपको पहले ग्रो में आना है कि दूसरे में? ये तो बीच का रास्ता था, ये भी मिल जाए तो बड़ी बात है। हम तो कहते हैं अल्लाह एक कदम जन्नत में गया, दूसरा भी ले जा, फिर जो मर्जी देना। लेकिन आज वक्त तो है ना, मेहनत कीजिए। क्यों गोल बनाया हुआ 33% पे पास होने को? 66 को क्यों बनाते हैं? 99.9 पे क्यों नहीं आते? आसन अमल अल्लाह के रस्ते के ऐसे ही होते हैं। और आगे सुनिए फेल लोगों का, फेलियर्स जो फेल होंगे, जिनके रिजल्ट अनाउंस होंगे तो मुंह छुपा के रोएंगे। 41 से 56 अस्खाबुश शिमाल का बुरा अंजाम। बस खाबुश शिमाल मास खाबुश शिमाल। और बाएं हाथ वाले क्या हैं? बाएं हाथ वाले गर्म हवा और गर्म पानी में होंगे और स्या धुएं के साए में, जो ठंडा है न फरहत बख्श। बेशक ये लोग इससे पहले बहुत नाजों से पले हुए थे। हाईलाइट करें, रोए दुनिया के नाज, हुब्ब दुनिया, वकराहियतुल मौत, और बड़े बड़े गुनाहों पर इसरार करते थे। कबीरा गुनाहों को भी चुटकी में बजा के कहते थे कुछ नहीं होगा, अल्लाह माफ करेगा, बड़ा गफूर रहीम है। तुम्हारे लिए तो गुनाह करते हो जो जानी पापी हो, कबीरा करके कहते हो अल्लाह माफ करेगा बगैर तौबा के, धोखा है ये। और कहते थे कि क्या जब हम मर जाएंगे और मट्टी और हड्डी हो जाएंगे, क्या हम दोबारा उठा खड़े किए जाएंगे, और क्या ये हमारे अगले बाप दादा भी? आप कह दीजिए कि यकीनन सब अगले और पिछले जरूर जमा किए जाएंगे एक मुकर्रर दिन के वक्त। फिर तुम्हें गुमराह हो झुटलाने वालों, देखिए अंदाज तो देखिए, ये तो कहीं नहीं पड़ा आगे पीछे आपने कुरान में। आज तो हुज्जत तमाम हो रही है, गुस्सा आ रहा है अल्लाह को, सारी जिंदगी झुटलाते रहे, कितनी हुज्जतें तमाम कर दी मैंने तुम्हारे लिए, नेकियों पे आने की, हिदायत पे आने की, इस्लाम पे आने की, कुरान को शौरी तौर पर पढ़ने की, तुमने नहीं माना, चलो जाओ फिर। अलबत्ता खाने वाले हो थोर का दरख्त, कांटों वाला, और इसी से पेट भरने वाले हो, फिर इस पर गर्म खौलता हुआ पानी पीने वाले हो, फिर पीने वाले भी प्यासे ऊंटों की तरह। क्यामत के दिन इनकी ये मेहमानी होगी। कोई चाहता ऐसा बने? कोई नहीं चाहता। तो कही अल्लाह मजिरना मिनन नार। इसलिए आगे आयत 57 से 82, अल्लाह के नाम को बुलंद करने की भी बात है, और रहमे मादर में इंसानों की तख्लीक कौन करता है इसकी बात है। नख्नु खलकनाकुम फलौला तुसद्दिकून, हम ही ने तुम सबको पैदा किया है फिर तुम क्यों बावर नहीं करते, यानी इसका यकीन क्यों नहीं रखते। अच्छा बतलाओ ये तो, अच्छा फिर ये तो बतलाओ, जो मनी तुम टपकाते हो, क्या इसका इंसान तुम बनाते हो या पैदा करने वाले हम हैं? यानी माँ बाप के इख्तियार में है कि बच्चा पैदा कर लें जब तक अल्लाह न चाहे। हम ही ने तुम में मौत को मुतय्यन कर दिया है और हम इससे हारे हुए नहीं हैं कि तुम्हारी जगह तुम जैसे और भी पैदा करें और तुम्हें नए सिरे से इस आलम में पैदा करें जिससे तुम बिल्कुल बेखबर हो। तुम्हें यकीनी तौर पर पहली दफा की पैदाइश मालूम है, फिर क्यों इबरत नहीं लेते? अच्छा फिर ये तो बतलाओ कि तुम जो कुछ बोते हो इसे तुम ही उगाते हो या हम उगाने वाले? अगर हम चाहें तो इसे रेजा रेजा कर डालें और तुम हैरत के साथ बातें बनाते ही रह जाओ कि हम पर तो तावान ही पड़ गया, बल्कि हम बिल्कुल महरूम ही रह गए। अच्छा ये तो बताओ कि जिस पानी को तुम पीते हो इसे बादलों से भी तुम ही उतारते हो या हम बरसाते हैं? अगर हमारी मर्जी हो यानी हमारी मंशा हो तो हम इसे कड़वा जहर कर दें, फिर तुम हमारी शुक्रगुजारी क्यों नहीं करते? अच्छा जरा ये भी तो बतलाओ कि जो आग तुम सुलगाते हो, सोचिए जरा, फलौला तश्कुरून, बंदगी रब का तकाजा है कि शुक्रगुजार बन जाएं। आयत 72, इसके दरख्त को तुमने पैदा किया या हम इसके पैदा करने वाले हैं? हमने इसे सबबे नसीहत और मुसाफिरों के फायदे की चीज बनाया, बस अपने बहुत बड़े रब के नाम की तस्बीह किया करो। बस मैं कसम खाता हूँ सितारों के गिरने की, अगर तुम्हें इल्म हो तो ये बहुत बड़ी कसम है कि बेशक ये कुरान बड़ी इज्जत वाला है जो एक महफूज किताब में दर्ज है जिसे सिर्फ पाक लोग ही छू सकते हैं। ये रब्बुल आलमीन की तरफ से उतरा हुआ है, बस क्या तुम ऐसी बात को सरसरी और मामूली समझ रहे हो? अपने हिस्से में यही लेते हो कि झुटलाते फिरो, यानी तुम्हारा नसीब यही है कि कुरान को झुटलाओ? आप देखिए कि ऐसे लगता है कि तीरों की तरह उतरने वाली आयतें हैं दिल में। कैसे कायनात में बीजों के फसलों के बनने की बात करके और इंसानों के शोर को बेदार करके अल्लाह ये बातें कहते हैं। वो कहते हैं ना कि पालता है बीज को मट्टी की तारीकी में कौन, कौन दरियाओं की मौजों से उठाता है सहाब, किसने भर दी मोतियों से खोशा है गंदम की जेब, खाक ये किसकी है, किसका है ये नूरे आफ्ताब, जवाब दीजिए अल्लाह। कौन लाया खींच कर पच्छम से बादे साजगार, मौसमों को किसने सिखलाई है खोए इनकलाब, तो ये मौसम कौन बदलता है, सब पे बोलिए अल्लाह अल्लाह और अल्लाह। और अब आगे आप देखेंगे कि बारिशों और पानियों के तस्करों के बाद, आग की बात करने के बाद, मौत की जान कनियों की बातें हैं। कुरान की भी अजमत बयान कर दी अल्लाह ने इन आयात में कि तुम इस कायनात में इतने खूबसूरत निजाम को देखकर भी कुरान नहीं समझते कि जिसकी कायनात इतनी प्यारी उसका कलाम कितना प्यारा होगा। पाकीजा किताब पाकीजा लोगों के पढ़ने वाली, तो जाओ फिर अब अपनी मौत का हाल सुनो। आयत 83 से 96, मौत की जानकुनी, मौत का मंजर। फलाउलाइजा बलगतिल खुलकुम, फिर जब रूह नरखरे तक पहुंच जाएगी। कभी किसी की जान निकलती देखी हो तो इमेजिनेशन में लाइए, ऐसे मौत हलक में आके फंस जाती है, मरने वाला तड़प रहा होता है, अजीज और अकारिब करीब बैठे हैं और तुम इस वक्त आंखों से देख रहे होते हो। हम इस शख्स से बनिस्बत तुम्हारे बहुत ज्यादा करीब होते हैं लेकिन तुम देख नहीं सकते। बस अगर तुम किसी के जेरे फरमान नहीं, यानी लेकिन तुम देख नहीं सकते, बस अगर तुम किसी के जेरे फरमान नहीं और इस कॉल में सच्चे हो तो जरा इस रूह को तो लौटा दो, यानी गई भी रूह वापस ले आओ। बस जो कोई बारगाह इलाही से करीब होगा इसे तो राहत और गिजाएं हैं और आराम वाली जन्नत है, अल्लाह में इनमें करे। और जो शख्स दाएं हाथ वालों में से है वो तो भी सलामती है तेरे लिए कि तू दाएं हाथ वालों में से है। चले शुक्र करो दाएं हाथ वालों में तो आ गए, दूसरे में तो नहीं चले गए। लेकिन अगर कोई झुटलाने वालों में गुमराहों में से है तो खोलते हुए पानी की मेजबानी है और दोजख में जाना है, ये खबर सरासर हक और कतन यकीनी है। बस तो अपने अजीम शान परवरदिगार की तस्बीह कर। फसब्बिह बिस्मि रब्बिकल अज़ीम, क्या खूबसूरत आयत पे बात सूरत पूरी हुई। तीन इंजाम दे दिए, नेक बात अच्छे बुरे का फर्क दिया, मौत की बातें, खुशबुएं के कफन, मोमिन की मौत कैसी और आला मोमिन की मौत कैसी, सब कर करा के आपको मुझे बता दिए। फसब्बिह बिस्मि रब्बिकल अज़ीम, तो कहिए सुभान रब्बी अल अज़ीम। यहाँ पे सूरत पूरी हुई और आखिरी सूरत इस पारे की सूरत हदीद शुरू होती है, जो असल में हकीकत में इस पूरे पारे की जान है। 57 नंबर की सूरत है, 29 आयात हैं, मदनी सूरत है। यहां से चंद बातें नोट कीजिएगा कि अभी तक मुस्तकिल मक्की सूरतें पढ़ते आए हम इस पूरे पारे में। सूरत हदीद से लेकर आगे मुस्तकिल 10 मदनी सूरतें आने वाली हैं, जिसमें से एक सूरत जो अभी मेरे आपके सामने है ये आज 27वें पारे में, बाकी सूरतें 28वें पारे में। यानी अभी से लिख लें कल के पारे की एक यूनिक बात कि पूरा पारा 28 पूरे का पूरा मदनी सूरतों से भरा हुआ है। ईमान और इन्फाक इन सूरतों का मौजू है। सूरत हदीद को उम्मुल मुसब्बिहात भी कहते हैं, यानी सब्बह से शुरू होने वाली सूरतों में से भी सूरत है और सारी सूरतों की माँ है। ये सारी सूरतें मदनी दौर के निसफे सानी यानी सन 4 हिजरी से लेके 5 हिजरी के अराउंड में नाजिल हुई। सूरत हशर जो आगे हम पढ़ेंगे वो 4 हिजरी में नाजिल हुई थी, बाकी 5 हिजरी थी। अभी अल्लाह के नबी को मदीना में आए ज्यादा अरसा नहीं हुआ, तो जो साथी इस्लाम पे आए थे अभी उनका पूरा तस्किया नहीं हुआ था। तो इस सूरत का अंदाज आपको दिखेगा कि जैसे कच्चे पक्के लोगों को अब झंझोड़ा जा रहा है, झंझोड़ने वाली सूरतें हैं। निफाक का मरस भी था इर्द गिर्द लोगों में। पूरी तवील मदनी सूरतें जो हम शुरू में पढ़ चुके हैं, बदर सूरत तौबा से लेकर अनफाल के बीच में, सूरह बकरा से लेकर अनफाल की तरह, उनका खुलासा है। और इन सूरतों का मजमून क्या है, दीनी तकाजों का जामे बयान। एक मुसलमान पर उम्मत मुस्लिमा के होने के नाते क्या तकाजे हैं, उम्मत का फर्द होने के नाते उम्मीदें क्या हैं, खिताब है। और बड़ी वजाहत के साथ बातें बता दी गईं। और खास तौर पे आप इसी सूरत की आयत 25 में देखेंगे कि पैगंबरों की बेसत का मकसद अदल का कायम करना था اور نفاق کا مرض بھی تھا اور ساتھ ہی ساتھ اللہ کے رستے کے تقاضے بھی تھے. ابھی تو اس کا ہم ترجمہ ہی سنیں گے, لیکن یہ صورتیں میری بھی فیورٹ صورتیں ہیں, کبھی بھی پڑھیں تو مجھے یاد کرا کریں. اور میں اس کو اتنے پیار سے پڑھا چکی ہوں. ہم نے اسلام آباد میں ایک کیا تھا سیمینار, 3 دن کا تھا, اس میں یہ صورت پڑھی تھی. غالباً میرا گمان ہے کہ 3 دن میں ہوئی تھی. اور اس کی ریکارڈنگ مختلف بھی ہے. اسی طرح ہم نے اپنے اٹلانٹا کیمپس میں دورہ قرآن کے بعد رات تاک راتوں میں ایک رات میں یہ پوری صورت پڑھی تھی. مختلف طرح سے موجود ہے, اور سبیل الجنہ میں تو آپ کے پاس موجود ہے, اور بھی روح القرآن اور اسی طرح سے نور القرآن سیٹ, جو کئی سیٹس آپ کو ویب سائٹ پہ nurulquran.com پہ دکھیں گے. آپ کہیں سے اس کو سنیے, آج اس کو بس اپنے دل پہ محسوس کیجئے کہ میں کہاں کھڑی ہوں. حب دنیا و کراہیت الموت کو جڑ سے اکھیڑنے والی صورت ہے. آیتوں کا تجزیہ دیکھ لیجئے. 1 سے 6 ذات باری تعالیٰ اور صفات ہیں اللہ کی. دین اسلام کے تقاضے ہیں 7 سے 11 میں. 7 to 11 دین اسلام کے تقاضے, 7 سے 11 یعنی 7 سے 11 دین اسلام کے تقاضے, 12 سے 15 دین کے تقاضے اور انجام آخرت, 16 سے 19 قرب الہی کے حصول کا راستہ, 20 سے 24 حیات دنیا اور اس کے حوادث, اور 25 ہے وہ مین آیت قیام نظام عدل, تمام رسولوں کا مشن تھا, اور پھر 26 سے 29 میں رہبانیت دین کے تقاضوں سے فرار کی راہ ہے. کل انہوں نے رہبانیت کے نام پہ کی, آج امت مسلمہ نے حب دنیا و کراہیت الموت کے نام پہ کی. اللہ میں فرار کی بجائے اقرار کرنے والا بنا دے کہ اشہد اللہ الہ الا اللہ. بسم اللہ الرحمن الرحیم. سبح للہ ما فی السماوات و ما فی الارض, سبح للہ ما فی السماوات والارض وہو العزیز الحکیم. آیت 1 سے 6 اللہ سبحانہ تعالیٰ کی خوبیوں کا اقرار بھی ہے, بیان بھی ہے. اور پہلی دو آیتوں میں کائنات اللہ تعالیٰ کی فرما بردار ہے, جو اللہ نے جس کے ذمہ کام لگا دیا وہ وہی کر رہا ہے. اللہ مجھے آپ کو بھی اس کی توفیق دے, اور اس کے فیصلوں میں حکمت ہوتی ہے. جو مخلوق آسمانوں اور زمین میں ہے اللہ کی تصدیق کرتی ہے, اور وہ غالب حکمت والا ہے. آسمانوں اور زمین کی بادشاہت اسی کی ہے, وہی زندگی دیتا ہے اور موت بھی, اور وہ ہر چیز پر قادر ہے. وہی پہلے ہے اور وہی پیچھے ہے, وہی ظاہر ہے اور وہی مخفی ہے, اور وہ ہر چیز کو بخوبی جاننے والا ہے. وہی ہے جس نے آسمانوں اور زمین کو 6 دن میں پیدا کیا, پھر عرش پر مستوی ہو گیا. وہ خوب جانتا ہے کہ اس چیز کو جو زمین میں جائے اور جو اس سے نکلے, جو آسمان سے نیچے آئے اور جو کچھ چڑھ کر اس میں جائے, جہاں کہیں تم ہو وہ تمہارے ساتھ ہے, اور جو تم کر رہے ہو اللہ اس کو دیکھ رہا ہے. اس قربت کو محسوس کرنے لگے پوری کائنات. اور آپ دیکھیں اللہ کے نام ہے نا زد الاسماء الحسنی, میں ہم نے یہ سارے نام پڑھے اور اس کو بہت انجوائے کیا. اور مجھے ساتھ ہی اپنا ٹرپ یاد آ جاتا ہے جو ہم نے بیستولن کا کیا تھا اوسلو کے ٹرپس میں. ہم ہر ٹرپ میں ایک دفعہ تو ضرور یہ تلاوت سنتے ہیں. باہر کی دنیا اور ان آیتوں کو سنکنائز ہوتے ہیں, ہم نے اپنی آنکھوں سے دیکھا ہے. اتنا حسن ہوتا ہے باہر, اور قرآن کی ان آیتوں کو پڑھ کر بھی محسوس ہوتا ہے. شرط یہ کہ آپ کو ترجمہ سمجھ آتا ہو. آسمان اور زمین کی بادشاہی اسی کی ہے, اور تمام کام اسی کی طرف لوٹائے جاتے ہیں. وہی رات کو دن میں لے جاتا ہے, اور وہی دن کو رات میں داخل کرتا ہے, اور سینوں کے بھید کا پورا عالم ہے. ہر چیز کو وہ جانتا ہے. تو آپ کو اللہ تعالیٰ کائنات سے جوڑ رہے ہیں قرآن کے راستے. تو کائنات اللہ کا فعل, قرآن اللہ کا قول, اور اس کے قول و فعل میں کوئی تضاد نہیں. یہ ہے سورۃ حدید کی وہ ابتدائی 6 آیات جس میں کائنات کا مالک خالق اور رازق اللہ کو بنایا گیا. اب آگے چلیے وہ بات جو اس سورت کا مین تھیم. آیت 7 دین اسلام کے 2 تقاضے, ایمان اور انفاق. شروع میں آپ کو لکھا چکی ہوں, ایمان اور انفاق بڑے مشکل تقاضے لگتے ہیں تب جب حب دنیا و کراہیت الموت ہو. اور بڑی رال ٹپکتی ہے ان 2 تقاضوں کا کوئی موقع سامنے آئے تو حصہ بننے کی, اگر یہ حب الدنیا اور کراہیت الموت فکر آخرت میں ڈھل چکی ہو. اللہ ہمیں نفاق سے بچا کے انفاق والا بنا دے. آمینو باللہ ورسولہ وانفقوا مما جعلکم مستخلفین فی. ذرا اس روایت کے اندر ایک اداسی کو محسوس کیجئے گا, بہت ہی پیارا سا مزاج ہے اس کا. अल्लाह ताला फरमाते हैं, अल्लाह पर और इसके रसूल पर ईमान ले और इस माल में से खर्च करो जिसमें अल्लाह ने तुम्हें दूसरों का जानशीन बनाया है। तुम्हारा कहाँ से आ गया? तुमने भी अपने बाप और दादे से लिए, और अगर कमाया भी है तो तुमसे पहले तो कहीं और था ना। बस तुम में से जो ईमान लाए और खैरात करें इन्हें बहुत बड़ा सवाब मिलेगा। दीन के दो तकाजे, ईमान ने हकीकी अपने दिलों में लाओ, ईमान तो है इसको हकीकी ईमान में बदलो, और ये कुरान पढ़ के होगा। ऐसा ईमान जो तुम्हारे किरदार में नजर आए, तुम्हारा हाल बन जाए। और दूसरा तकाजा क्या है कि अल्लाह ने तुम्हें दुनिया में जिस शय पर आरजी से इख्तियार अता कर दिया, इसे अल्लाह की राह में लगाकर मुस्तकिल बुनियादों पर अपना कर लो। जान, माल, औलाद, घर, ये चार दीवारी है आपकी मेरी ख्वाहिशों की। इन चारों को अल्लाह की खुशनूदी और उसके दीन की खिदमत में सर्व कर दो तो खुशखबरी है तुम्हें कि अल्लाह तुम्हें बहुत बड़ा अजर देगा। और अगर नहीं तो सुनिए, निफाक भरे दिलों के साथ कुछ चीजें नहीं समझ आती। अल्लाह ने क्या बता दिया आयत 8 से 11 में, अल्लाह पर ईमान ना लाने वाले, और 8 और 9, तुम दिल से ईमान क्यों नहीं लाते? ये उम्मत मुस्लिमा को आज कहा जा रहा है। वमा लकुम ला तुमिनूना बिल्लाह, ऐसे लगता है कि जैसे बड़ा ही प्यार भी और गुस्सा भी है। ये प्यार बड़ी डांट है, डांट है असल में, लेकिन है प्यार। तुम अल्लाह पर ईमान क्यों नहीं लाते हालांकि खुद रसूल तुम्हें अपने रब पर ईमान लाने की दावत दे रहा है? और अगर तुम मोमिन हो तो वो तुमसे मजबूत अहदों पे ईमान भी ले चुका है। वो अल्लाह ही है जो अपने बंदे पर वासे आयते उतारता है ताकि वो तुम्हें अंधेरों से नूर की तरफ ले जाए। यकीनन अल्लाह ताला तुम पर नरमी करने वाला, रहम करने वाला है। तुम्हें क्या हो गया है? आप बोले हुब्बे दुनिया लग गई, कराहियतुल मौत है, समान 100 बरस का पल की खबर नहीं, और मौत से डर लगता है, नहीं मरना। मुसलमानों को झंझोड़ने वाली आयतें हैं ये सारी की सारी। क्यों नहीं मानते? तुम्हारे ईमान की झलक तुम्हारी सीरत और किरदार में नजर क्यों नहीं आती? अल्लाह के रसूल ने तुम्हें किसी गैर की नहीं, उस हस्ती की बात के ऊपर रखा है जिसको तुम बचपन से जानते हो, जो तुम्हारा रब है। कलमा तुम भी पढ़ चुके, तुम्हारे माँ बाप पढ़ चुके, तुम्हारी नानी नानी नाना दादी दादा पढ़ चुके। क्या अभी भी अपना माल और अपनी जान अल्लाह के हवाले करने में दुख हो रहा है? औलादों को तो और देने को दिल करता है जो पहले ही बहुत ले चुके, लेकिन अल्लाह के रास्ते में देते हुए दिल खप जाता है, डर जाते हो? तो लगा दो, खपा दो जिस अल्लाह ने तुम पर एहसान किया, जिसने तुम्हारे दिल में ईमान पैदा किया, तुम पे आयतें खोल दी, तुम्हें कुरान से जोड़ दिया, शऊर दे दिया, तुम्हारे दिल के पर्दे चाक कर दिए। क्या तुम उसके रास्ते में नहीं दोगे? देखिए वो ईमान नहीं है आज। मानता वो है जिसमें ईमान होता है। मौलाना जफर कहते हैं इन आयतों के बारे में, ईमान नहीं वो जिन्स जिसे ले आए दुकाने फलसफा से, यानी फलसफों के नाते से कुरान को नहीं समझ आता। ढूंढे से मिलेगी आकिल को ये कुरान के सी पारों में। कुरान पढ़कर जो ईमान मिलता है ना, वो फलसफा पढ़कर नहीं मिलता। तो तुम अल्लाह की राह में क्यों खर्च नहीं करते? सुनिएगा तर्जमा, तुम्हें क्या हो गया जो तुम अल्लाह की राह में खर्च नहीं करते? दरअसल आसमानों और जमीन की मीरास का मालिक तन्हा अल्लाह ही है। तुम में से जिन लोगों ने फतह से पहले फी सबीलिल्लाह दिया और किताल किया है, वो दूसरों के बराबर नहीं बल्कि इनके बहुत बड़े दर्जे हैं। अल्लाह हमें उस वक्त खपा दे जब बड़े दर्जे हों नेकियों के, और ये वो वक्त होता है जब वाकई जरूरत होती है। और आज जरूरत है इस्लाम को हमारी, आज है दीन के ऊपर खर्च की जरूरत। जिन्होंने फतह के बाद खैरातें दी और जिहाद किए, उनसे पहलों वालों के दर्जे थे। हाँ, भलाई का वादा तो अल्लाह का सबसे है, तुम जो कुछ कर रहे हो इससे अल्लाह ताला खबरदार है। तो मंजल्लज़ी युक्रिदुल्लाह कर्दन हसना, मंजल्लज़ी युक्रिदुल्लाह कर्दन हसना, कौन है जो अल्लाह को कर्जे हसन दे? फिर अल्लाह ताला इसे इसके लिए बढ़ाता चला जाए और इसके लिए पसंदीदा अजर साबित हो जाए। ये कौन सा कर्ज है? हर वो खर्च जो अल्लाह के दीन को प्रमोट करने के लिए खर्च किया जाए, उसको कर्जे हसन कहते हैं। अल्लाह कहते हैं आज इधर तुम दो, मैं तुम्हें वहां डबल ट्रिपल नहीं कई गुना मल्टीप्लाई करके बढ़ा दूंगा। ये अमानत है अल्लाह की, उसके रास्ते में लगा दो। वो अलवारिस है, कल भी लेगा, आज अपने हाथों से दे दो। सही मुस्लिम की रिवायत आप सुन लीजिए, इंसान कहता रहता है मेरा माल मेरा माल, हालांकि मेरा माल तो वो है जो खा लिया, खत्म हो गया, पहन लिया, पोशीदा हो पोशीदा, खराब हो गया, बसीदा हो गया। تیسرا وہ جس کو صدقہ کر کے اللہ کے رستے میں آگے بھیج دو اللہ کے نام پر، وہ بچ جائے گا. کل آخرت کی بیلٹ پہ جو بیگیج آپ کو مجھے ملنا ہے نا، وہ یہ ہوگا. آج اپنے ہاتھ سے اپنے دین کے لیے دیجئے. کیا آج اسلام پہ اسلام کی مغلوبیت نہیں ہے؟ آج دین کی مغلوبیت نہیں ہے؟ تو یاد رکھیے، جو لوگ دین کی مغلوبیت کے دور میں اللہ کی راہ میں مال لگاتے ہیں، محنت کرتے ہیں، سکلز لگاتے ہیں، اپنی ساری بلانگنگز اللہ کے نام پہ لگا کر، یہ نہیں کہ پیچھے ہو جاتے، خود بھی اس کا حصہ بنتے ہیں، بچوں کو بھی لاتے، شوہر کو لاتے، بیویوں کو لگاتے، ان کے درجے ہیں سوا، ان کے رتبے ہیں سوا. ان کو اللہ ان فتح فتح مکہ کے بعد دینے والوں کے برابر نہیں کرے گا، ان کا درجہ زیادہ ہے. تو آج بھی آپ کو مجھے یہ آیتیں پکارتی ہیں، آج اپنے لیے ایک فیصلہ تو کیجئے کہ اس اسلام کے گرے پڑے بچے کو اٹھانا چاہتی ہوں کہ نہیں. جس کا دل چاہتا ہے اسلام پہ بات کر جاتا ہے، جس کا دل چاہتا ہے برا بھلا کہتا ہے، نبی کے کارٹون بناتا ہے. مولانا حالی کی ایک پوئنٹ سناتی ہوں آپ کو، آج آپ آنکھیں بند کر کے سنیے اور روئیے. آپ کے دل پہ جو آنسو گریں گے نا، وہ باقی دل کو پاک کریں گے. سن تو بہت کچھ لیا، اب سن ہونے سے پہلے اپنے آپ کو دل کی رقت میں لانا ہے. کہتے ہیں کہ پستی کا کوئی حد سے گزرنا دیکھے، اسلام کا گر کر نہ ابھرنا دیکھے. مانے نہ کبھی کہ مد ہے ہر جزر کے بعد، دریا کا ہمارے جو اترنا دیکھے. مرثیہ ہے یہ کہ امت مسلمہ کدھر چلی گئی. اے خاصہ خاصانِ رسول، وقت دعا ہے امت پہ تیری، آ کے عجب وقت پڑا ہے. نبی کو کہہ رہے ہیں، نبی کہاں چلے گئے اور وہ خاص لوگ کدھر گئے؟ آ کے دیکھو آج امت کا حال کیا ہوا ہے. جو دین کے بڑی شان سے نکلا تھا وطن سے، پردیس میں وہ آج غریب الغربا ہے. اللہ کے نبی بھی کہہ گئے تھے فتوب للغربا. آج دین کے نام پہ اجنبی بن جائیے، فنیٹک کہلائیں، دیوانے کہلائیں، جوش آ گیا، سب کسی کی ہوش نہیں، مان لیجئے. کیونکہ اللہ ہمیں دین کی اس مغلوبیت کے دور میں اپنا مال، توانائیاں، اپنا سب لگانے کی توفیق دے، تو انشاءاللہ سورت واقعہ والے السابقون الاولون میں جگہ ملے گی. اس لیے پھر اللہ آیت 11 میں آپ سے مجھ سے پوچھتا ہے، من ذا الذی یقرض اللہ قرضا حسنا. اور قرض حسن دین کی تبلیغ اور غلبے کا خرچ ہوتا ہے. اللہ کہتا ہے اس کو میں پے بیک کروں گا. اور للکارنے کا انداز ہے، من ذا الذی ہو کین ڈو دس. اور جس کو اللہ چکائے گا، کوئی اللہ آپ کے بینکوں کی طرح کوئی 2-4-10-15-20% انٹرسٹ تھوڑی ترخوا دے گا آپ کو. اللہ تو دگنے کا دگنا دے گا اور اپنی طرف سے عزت بھی دے گا. تو آئیے دیکھیے آیت نمبر 12 میں دین کے تقاضے ادا کرنے والوں کے لیے انعامات اور پل سرات کی جھلکیاں. یہ یہاں نہیں رہنا سلسلہ، یہ جنت کے دروازے تک جائے گا دین کا کام کرنا، دیکھیے گا انشاءاللہ. یوم تر المومنین والمومنات یسعى نورهم بین ایدیہم. قیامت کے دن تو دیکھے گا کہ ایماندار مردوں اور عورتوں کا نور ان کے آگے آگے اور ان کے دائیں طرف دوڑ رہا ہوگا. اور کہا جائے گا، کیا آج تمہیں ان جنتوں کی خوشخبری ہے جن کے نیچے نہریں جاری ہیں، جن میں ہمیشہ کی رہائش ہے؟ یہ ہے بڑی کامیابی. اور ہم کیا کہہ رہے تھے؟ حب دنیا، یہ ہے کامیابی. اللہ کہتا ہے یہ ہے کامیابی. اب وہ لوگ جو بیچ بیچ میں رہتے تھے، ذرا ان کا بھی انجام سن لیجئے. پل سرات پہ سے گزرتے ہوئے وہ لوگ جن کو دین کے تقاضے رکنے نہیں دیتے تھے، وہ تو بھاگتے دوڑتے چلے جائیں گے. تاریک راستہ ان کے لیے نور بن جائے گا، قرآن کے نور کو پھیلانے والے تھے اس لیے. حفاظت سے گزرتے ہوئے، روشنیوں کے اندر سے نکلتے ہوئے بھاگ کے جائیں گے، کوئی بھگوڑے کی طرح، کوئی بجلی کی تیزی کی طرح. کیونکہ ایمان کا نور وہاں پل سرات پہ حقیقی نور بن جائے گا. انفاق ان کا، مال و جان کا نور ان کے دائیں طرف بھاگ رہا ہوگا. اور وہاں ان کو خوشخبریاں دی جائیں گی کہ ہمیشہ کی جنت میں جاؤ. اس کے برعکس یہ بڑی تکلیف دینے والی آیتیں ہیں. پہلے تو ٹاپک لکھی آئے 13 کا الگ سے، دین کے تقاضے ادا نہ کرنے والوں کا انجام. اس دن منافق مرد و عورت ایمانداروں سے کہیں گے کہ ذرا ہمارا انتظار تو کرو، سٹے پلیز، سٹاپ 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 ہاتھ دے رہے ہوں گے. امیجینیشن میں لائیے، اندھیری رات میں گاڑی چل رہی ہے اور کوئی باہر آپ کو دروازہ ہاتھ کھڑا کر رہا ہے، روکو روکو گاڑی روکو. اور لوگ کہتے ہیں بالکل نہ روکنا، چور ڈاکو ہوں گے. کچھ لوگ وہاں ایمان والوں کو اور دین کے تقاضے پورے کرنے والوں کو روک رہے ہوں گے. हमारा इंतजार तो करो। इसको जरा डायलॉग के अंदाज में सुनिए, का पूरा डायलॉग है। फिर बोलती हूं, इस दिन मुनाफिक मर्द औरत ईमानदारों से कहेंगे कि हमारा इंतजार तो करो कि हम भी तुम्हारे नूर से कुछ रोशनी हासिल कर लें। जवाब दिया जाएगा कि तुम पीछे लौट जाओ और रोशनी तलाश करो, जाओ दुनिया में वापस और कुरान का नूर लेकर आओ। अब जहां तुम नहीं देंगे, फिर इनके और उनके दरमियान एक दीवार हायल कर दी जाएगी जिसमें दरवाजा भी होगा। इसके अंदरूनी हिस्से में तो रहमत होगी और बाहर की तरफ अजाब होगा। ये चिल्ला चिल्ला कर इनसे कहेंगे, क्या हम तुम्हारे साथ ना थे। हाईलाइट कर ले, एक घर में रहने वाले भी हो सकते हैं, एक जगह काम करने वाले भी हो सकते हैं, एक शहर के एक मुल्क के लोग भी हो सकते हैं, एक बिरादरी और एक खानदान के लोग भी हो सकते हैं, रात दिन उठना बैठना था। जवाब सुनिए, वो कहेंगे हाँ थे तो सही, जाहिरी तौर पे जिस्मानी तौर पे तो हमारे साथ ही थे, मगर लेकिन तुमने अपने आप को फितने में फंसा रखा था। ये फितना क्या था? हब दुनिया व कराहियतुल मौत। और वो इंतजार में ही रहे और शक को शुबा ही करते रहे और तुम्हें तुम्हारी फजूल तमन्नाओं ने धोखे में ही रखा। हब दुनिया व कराहियतुल मौत, वहन के बीमार थे तुम, सिक थे, यू आर सिक पर्सनैलिटीज, तुम्हारा दिल तो धुल ही नहीं रहा था, खुल ही नहीं रहा था, यहां तक कि अल्लाह का हुक्म आ पहुंचा और तुम्हें अल्लाह के बारे में धोखे देने वाले ने धोखे में ही रखा। मुराद है शैतान और तुम्हारा नफ्स, सारा मन पुराना अपना पापी। वो कहते मन अपना पुराना पापी, बरसों में नमाजी बन न सका। अलगरस आज तुमसे न फिदिया और न बदला कबूल किया जाएगा और न काफिरों से, तुम सब का ठिकाना दोजख है, वही तुम्हारी रफीक और वही बुरा ठिकाना है। क्या कहूं मैं इस पे, खौफ आ रहा बढ़ते हुए, पता नहीं मैं किधर होंगी। आज दीन के तकाजे अदा करें ना करें बड़ा आसान है, आपका मेरा फैसला, इट्स माई विल, इट्स माई चॉइस, इट्स माई स्टाइल, लेकिन क्यामत के दिन वहां फैसले होंगे और पुल सरात के तारीख मरहले पर वो लोग नूर से महरूम होंगे जो यहां भी इस्लाम को गिरता पड़ता देखकर भी अपने जाती फायदों को पीछे होता देखकर या छोटे से नुकसान पे दीन से दूर होते थे। वो तो नफ्स भी था, कोई बात ही बुरी लग गई तो आपने दीन पीछे कर दिया और अपने आप को आगे कर दिया। और चीखें महसूस करें, इल्तजाएं महसूस करें और ये कहना थोड़ा सा नूर दे दो, कहा जाएगा नहीं, जाओ दुनिया में जाकर वापस दीन के तकाजे अदा करो, नमाजें पढ़ो, अच्छे बनो, गुनाह छोड़ो। अब ये तो मुमकिन नहीं, आप पता है इसके बाद क्या होगा? वो जहन्नम में ठोकरें खाकर गिर जाएंगे। अलबत्ता जहन्नम से निकलने के लिए एक दरवाजा होगा और इस दरवाजे से फिर ऐसे लोग जहन्नम से निकाल लिए जाएंगे जिनके दिल में ईमान की हल्की सी रमक होगी, राई के दाने के बराबर ईमान, लेकिन उन्होंने गुनाहों की इंतहा कर दी थी। वो गुनाहों का बबाल पाकर आखिरकार जहन्नम से निकाल दिए जाएंगे। सूरह फुरकान 66 में आप पढ़ कर आए हैं जहन्नम के बारे में, इन नहसात मुस्तकर्रम व मुकामा, बड़ी बुरी जगह है और आरजी रहने के एतबार से भी तो कुछ लोगों को जहन्नम में आरजी तौर पे भी डाला जाएगा। अल्लाह हमें जहन्नम की आरजी हवा से भी बचा दे। और फिर मोमिन रफ्ता रफ्ता मुनाफिक बन कैसे जाता है, ये आपने आयत 14 में देखा है, हाईलाइट कर लें। एकदम निफाक नहीं आता, इस पे अगला पारा है पूरा, कल का पारा कोई मिस ना करे और कमजोर दिल वाले मत सुने, पारा नंबर 28 अभी बता रही हूं आपको मैं, मत आइएगा कल सुनने के लिए, घर से भी ना सुनिएगा, लेकिन आयत 14 यहां लिख लें बस दिल की तख्ती पे, मोमिन रफ्ता रफ्ता मुनाफिक कैसे बन जाता है, ये आपको इस आयत से समझ आ रहा है कि जहन्नम में जाने के बाद जब मुनाफिकीन पुकार कर मोमिनों से कहेंगे कि क्या हम दुनिया में तुम्हारे साथ ना थे, तो वो कहेंगे हाँ लेकिन तुमने ईमान की दौलत को लुटा कर मुनाफ़त हासिल कर ली, तुमने वाकई इश्तरवुद्दलालत बिल खुदा किया, ये महरूमी कैसे आई, तुमने अपने आप को माल और औलाद के फितने में मुबतला किया, दीन के तकाजे अदा करने के हवाले से शक में पड़े रहे, गुमगू, तुम्हारे दिल का शक ही नहीं आज तक खत्म हुआ दीन वालों से कि ये खड़े हैं कि खोटे, वो जन्नत में पहुंच जाएंगे, तुम अभी सोच रहे होगे ये असली भी हैं कि नकली हैं, इनके अपने फायदे हैं कि कुछ और फायदा है, शक रखता है दिल में मुनाफिक, और तुम्हारे जहन में जो शकूक व शुबहात थे उन्होंने तुम्हें घेर लिया और तुमने खुद साख्ता खुशकन ख्वाहिशात के धोखे में आकर दीन के तकाजों से गफलत बरती। اور سب سے بڑھ کے پھر شیطان نے تمہیں اللہ کی رحمت کے آسرے دے دیے کہ اللہ بڑا غفور و رحیم ہے اور اللہ کے بارے میں دھوکوں میں ڈال دیا، اور تم اللہ کی رحمت کی امید پر گناہ کرتے چلے گئے، بھاگ جاؤ، تمہاری موت واقع ہو گئی، تمہارے دل میں نفاق اتنا پرانا ہو گیا کہ تم لا علاج مرض میں بدل گئے، اللہ ملا تجلنا منہم. اور آج 15 پہ غور کیا آپ نے، روزے قیامت منافقین کفار کے ساتھ ہوں گے، جن سے دل ملتا ہے انہی کے ساتھ دل لگے گا. وہاں دنیا میں منافقین مسلمانوں کی صفوں میں ہوتے تھے لیکن ان کے دل کفار کے ساتھ ہوتے تھے، اللہ نے وہی پہنچا دیا جدھر دل تھا. تو کل آپ چاہیں گی ادھر چلی جائیں جدھر آپ کی دل پسند ہستی بیٹھی ہو؟ تو آج فکر کر لیجئے. اب سنیے آیت 16 کو، کیا اب بھی نادم ہونے کا وقت نہیں آیا؟ اور خود سے ایک سوال کیجئے، میرا دل کب بدلے گا؟ وہ کالا دل آج تک پتہ نہیں کس رنگ کا ہو گیا، یہ تو آپ دیکھیں گے ان پہ. الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ، کہ اب تک ایمان والوں کے لیے وہ وقت نہیں آیا کہ ان کے دل ذکر الہی سے اور جو حق اتر چکا ہے اس سے نرم ہو جائیں اور ان کی طرح نہ ہو جائیں جنہیں ان سے پہلے کتاب دی گئی تھی، پھر جب ان پر ایک زمانہ دراز گزر گیا تو ان کے دل سخت ہو گئے اور ان میں سے بہت سارے فاسق ہیں. منافق نہیں کہا ادھر، فاسق نفاق سے اگلا درجہ ہے، کھلم کھلا گناہ کرتے ہیں اور ان کو شرم بھی نہیں آتی. تو دیکھیے القلب القاسی، سوال لکھیے، دل کب سخت ہوتے ہیں؟ جب دل میں خشوع باقی نہیں رہتا، جب کتاب اللہ پسے پشت ڈال دی جائے، جب رائے اور قیاس اہم ہو جائیں، اور جب بے سند باتیں دین میں داخل ہو جائیں. اللہ ہمارے دلوں کی سختی سے بچا دے. اتنا بھیانک انجام دکھا کر جھنجھوڑا جا رہا ہے، ایسے لگ رہا ہے پیچھے چٹیا سے کوئی پکڑ کر کہتا ہے دیکھو پل سرات پہ یہ ہونے والا ہے، آج بچ جاؤ جس میں اللہ کا پیار ہے. دلوں میں رقت تاری کرو، اس کا ذکر کرو، اس کی فرما برداری میں آ جاؤ. اگر ایک لمحہ بھی غفلت میں گزارا ہے تو واپس آ جاؤ، ورنہ یاد رکھو اس حال میں مر گئے تو تمہارا علاج کیا ہوگا، پھر جہنم کی آگ تمہیں نرم کرے گی. تو آگے دیکھیے آئے 17 سے 19، دل کی سختی دور کرنے کا قرآنی راستہ، قرآنی نسخہ آپ کو مجھے مل رہا ہے آج. اعلموا ان اللہ یحیی الارض بعد موتہا، یقین مانو کہ اللہ تعالیٰ ہی زمین کو اس کی موت کے بعد زندہ کرتا ہے. ہم نے تو تمہارے لیے اپنی آیتیں بیان کر دیں تاکہ تم سمجھو، بے شک صدقہ دینے والے مرد اور صدقہ دینے والی عورتیں اور جو اللہ کو خلوص کے ساتھ قرض دے رہے ہیں ان کے لیے یہ بڑھایا جائے گا اور ان کے لیے پسندیدہ اجر اور ثواب ہے. اللہ اور اس کے رسول پر ایمان رکھتے ہیں وہی لوگ اپنے رب کے نزدیک صدیق، وہی لوگ اپنے رب کے نزدیک صدیق اور شہید ہیں، ان کے لیے ان کا اجر اور ان کا نور ہے. اور جو لوگ کفر کرتے ہیں اور ہماری آیتوں کو جھٹلاتے ہیں وہ جہنمی ہیں. آپ نے دیکھا اس بارے میں صدقے کا کتنا ذکر ہے. یا مجھے ایڈمنز کا ایک میسج یاد آ گیا، ابھی بتا دوں پھر بھول نہ جاؤں. آج کل بہت ساری کوئریز آ رہی ہیں کہ نورالقرآن.com کے بعد / کے بعد ریوارڈ ہے یا چیریٹی ہے. دیکھیے دو لنک آپ کی ویب سائٹ پہ موجود ہیں، جو مجھے بتایا گیا میں وہی آپ کو بتا رہی ہوں. نورالقرآن.com پہ جا کر آپ اگر اوپر دیکھیں گے تو ڈونیٹ ناؤ کا آپ کو ایک بٹن دکھے گا، ان لوگوں کے لیے جو ڈائریکٹ بغیر کسی سوچ کے صدقہ دینا چاہتے ہیں، جن کو فلی ٹرسٹ ہے کہ جہاں بھی چلا گیا ٹھیک ہوگا. تو وہ ہے چیریٹی نورالقرآن یو کے ساتھ NURULQURAN.com/charity CHARITY. اس کو کلک کریں گے تو آپ کامن صدقہ دے سکتے ہیں، اینی تھنگ آپ یو ول لیو اٹ الون. یہ سمپل ہے، یہ ڈائریکٹ لنک ہے. لیکن اگر پروجیکٹس کے تھرو کسی خاص مد میں جانا چاہیں تو بس ریوارڈ کے لفظ کو ڈال دیں. یہ ایک میسج تھا جو بیچ میں آ گیا اس وقت ذہن میں. اللہ تعالیٰ سے دعا ہے کہ آپ کے صدقات قبول ہوں اور ایک ایک چیز آپ کے میرے اوپر آنے والی مشکلات اور تکلیفوں سے بچنے کے لیے قیامت کے دن سایہ بن جائے. آج سنیے اس بات کو سامنے رکھتے ہوئے کہ واقعی میں اور آپ کیسے ان ساری باتوں کو پیچھے سے سن چکے اور پارے کے شروع میں بھی دیکھ لیا. اور مجھے تو ایسے ہی لگتا ہے کہ اللہ تعالیٰ بالکل قرآن پاک کے اینڈ پہ آپ کو مجھے آیت 17 سے 19 میں دل کی سختی دور کرنے کا جو طریقہ بتا رہے ہیں نا، اس کے بعد تو بس یہی کی بات سمجھ آتی ہے. اور وہ کیا کہ ہر تمنا دل سے رخصت ہو گئی، اب تو آ جا، اب تو خلوت ہو گئی. अल्लाह के लिए दिल खाली कर दिया है, सारी तमन्नाएं निकाल के बंदा कहता है कि अल्लाह तू अब अपनी याद लेकर मेरे दिल में आ जा। क्योंकि अल्लाह दिल में उसी वक्त आता है जब दिल में से दुनिया की मोहब्बत निकल जाती है। फिर ऐसे ही लोग दीन के लिए माल जान वक्त कुर्बानियां लगाकर सिद्दीक और शहीद के दर्जे पाएंगे, अल्लाह में मुकाम सिद्दीकियत पे पहुंचा दे। मेरा गोल तो यही है, फिर अल्लाह जो दे हम उस पर राजी हैं। और आयत 20 जो हम कर चुके, इंसानी जिंदगी के 5 अदवार और दुनिया की हकीकत। ए लमल हयात दुनिया लाइबुम वलाहुम वजीनतुम वतफाखुर। खूब जान रखो कि दुनिया की जिंदगी सिर्फ खेल तमाशा जीनत और आपस में फख्रो गरूर और माल और औलाद में एक का दूसरे से अपने आप को ज्यादा बतलाना है। जैसे बारिश और इसकी पैदावार किसानों को अच्छी मालूम होती है, फिर जब वो खुश्क हो जाती है तो जर्द रंग में इसको तुम देखते हो, फिर बिल्कुल वो चूरा चूरा हो जाती है। और आखिरत में सख्त अजाब और अल्लाह की मगफरत और रजामंदी है। और दुनिया की जिंदगी सिवाय धोखे के सामान के और कुछ भी नहीं है। आज इस धोखे से निकल आइए। आयतम कर चुके हैं, दुआ कर लेते हैं कि अल्लाह हमें अब हकीकत में अपना बना ले। आयत 21, मुकाबले का असल मैदान अब आगे है, जो आपको मुझे हुब्बे दुनिया और कराहियतुल मौत के शहर से निकालकर, अल्लाह का शुक्र है बीमारी का इलाज ऐसे लगता है हो गया आज, तब आगे क्या करें, व्हाट नेक्स्ट। आयत 21 बताती है, और वो क्या, मगफरत और जन्नत की तरफ लपको। ये दुनिया छोड़ जो जानी है तो माल आगे साथ लेकर जाओ, पीछे रह गया तो लड़ाइयां झगड़े ही रहेंगे और क्या होगा। क्या करो, अपने वक्त माल स्किल जिंदगी बच्चों घर बार को लेकर साबिकुला मगफिरत में रब्बिकुम व जन्नत अर्दुहा, और दौड़ो अपने रब की मफरत की तरफ और इसकी जन्नत की तरफ जिसकी वुस्सत आसमान और जमीन की वुस्सत के बराबर है। ये इनके लिए बनाई गई है जो अल्लाह पर और इसके रसूलों पर ईमान रखते हैं। ये अल्लाह का फजल है, जिसे चाहे दे और अल्लाह बड़े फजल वाला है। ये है असल बात। कब तक सामान उठा उठा कर फिरोगे? आप देखिए, हाथ में कुछ हो और भागना पड़े तो क्या करता है बंदा, एक एक करके सब छोड़ देता है। तो अल्लाह ताला आपको मुझे दे रहे हैं कि बता रहे हैं कि इस दुनिया के आर्जी माल असबाब की खातिर एक दूसरे से मुकाबला करने की बजाय आखरत की अबदी नेमतों को हासिल करने के लिए मुकाबला करो। अपने हाथ हल्के करो ताकि भागो। खिलाड़ी कैसे तेज तेज भागते हैं, खाली हाथ होते हैं, सामान उठाकर जो कभी एयरपोर्टों पे लोग जाते हैं देखा करे, गिरते पड़ते ही पहुंचते हैं जहाज में। तो ज्यादा से ज्यादा अच्छे अमाल करके अल्लाह की बख्शिश मांगो, उसकी जन्नत मांगो जिसकी सिर्फ चौड़ाई आसमानों जमीन जैसी है, और ये सआदतें भी उसको मिलेंगी जिसपे अल्लाह का फजल है। और अल्लाह का फजल उस पे होगा जो उसके रस्ते की बात भाग दौड़ में करेगा, उसकी मर्जी का बन जाए। आगे आए 22 से 24, कामयाब वो है जो अल्लाह के हर फैसले पे राजी हो, जो चूक गया वो तुम्हारा नहीं था, जो मिल गया वो भी जाने वाला है। और हवादसे जमाना की हकीकत है, यानी जिंदगी धूप छांव है, कभी खुशी कभी गम। सुनिएगा, मा साब मिन मुसीबतिन फिल अर्दि वला फी अनफुसिकुम, ना कोई मुसीबत दुनिया में आती है ना खास तुम्हारी जानों में, मगर इससे पहले कि हम इसको पैदा करें वो एक खास किताब में लिखी हुई है, तकदीर लोहे महफूज। ये काम अल्लाह ताला पर बिल्कुल आसान है, ताकि तुम अपने फौत शुदा किसी चीज पर अंजीदा न हो जाया करो और न अता करदा किसी चीज पर घुमंड में आ जाओ। और घुमंड और शेखी खोरों को अल्लाह ताला पसंद नहीं फरमाता। हाईलाइट करें, हुब्बे दुनिया और कराहियतुल मौत होती है ना, तो ये शेखियां आ जाती हैं, अकड़ अकड़ कर दिखाते हैं कि देखो आज हम कैसे सच समर के निकले। जो खुद भी बुखल करें और दूसरों को भी बुखल की तालीम दें। सुनो, जो भी मुंह फेरे अल्लाह बेनियाज और हमदो सना के लायक है। तो आई 23 को हाईलाइट कर लीजिए, वल्लाहु ला युहिब्बु कुल्ला मुख्तालिन फखूर। और दुआ करें कि आज के बाद फखरिया चाल नहीं चलनी, इतराना नहीं, अच्छे कपड़े पहनने लेकिन इतराना नहीं और बड़ाइयां नहीं करनी, और अल्लाह के रस्ते में अकड़ कर निकलिए ताकि दुश्मन के सीने पे मूंग दले जाए, ना कि अपने ही आप को बड़ा करते हुए और अपने आप को घोड़ों और आपके कहने पर घोड़े को गाड़ी में कह दो। ये कह रही है घोड़ों पर कोई नहीं बैठते, आज ब्रांडेड गाड़ियों पर बैठते हैं। अपने आप को चाहते हो ना, अल्लाह की नजरों में तुम हो क्या? पता नहीं नमाज भी पढ़ के आए थे बराती के नहीं, पता नहीं अल्लाह को क्या लग रहे हो, अगर तुम क्या बनते हो। अल्लाह हमारी आंखें खोल दे, खुद को ही संवारते हुए जिंदगी गुजारती हैं, अल्लाह इस दीन को सजाने वाला बना दे। आइए देखते हैं आयत 25 से 27, तमाम रसूलों का मिशन क्या में निजाम अदल है। और खास तौर पे आपको आयत 25 का नंबर नोट कर लीजिए, ये है वो थीम जिस पे हर नबी को अल्लाह ने दुनिया में भेजा था, रसूलों का मिशन, अदल कायम करो दुनिया में। लकद अरसलना रुसुलना बिल बय्यिनाति वअनज़लना माहुमुल किताब, यकीनन हमने इन पैगम्बरों को खुली दलीलें देकर भेजा और इनके साथ किताब और मीजान नाजिल फरमाई ताकि लोग अदल पर कायम रहें, और हमने लोहे को उतारा जिसमें सख्त हैबत और कुवत है, यह है सूरत हदीद का नाम। और लोगों के लिए और भी बहुत से फायदे हैं, और इसलिए भी कि अल्लाह जान ले कि इसकी और इसके रसूलों की मदद बिन देखे कौन करता है, बेशक अल्लाह ताला कुव्वत वाला जबरदस्त है। अगर आपको यह आयत समझ आ गई है ना, तो मुझे मेरा दिल खुश हो जाएगा। असल जिंदगी ये थी, और हथियार और लोहा नहीं खरीदना पड़ेगा आपको, कुरान और किताबें खरीद ले, किताबें थमा दीजिए दुनिया को, फिर तो सादम मैदान जंग में नहीं होगा, हक और बातिल के मार्के में होगा। और जो कौम कलम उठा लेती है उनको तलवारें नहीं खरीदनी पड़ती। अल्लाह हमें इल्मी जहाद में खपा दे, हमारी जिंदगी का आखिरी दिन तक इसमें खपा दे। बेशक हमने नूह और इब्राहिम को पैगंबर बनाकर भेजा, और हमने दोनों की औलाद में पैगंबरी और किताब जारी रखी, तो इनमें से कुछ तो राह याफ्ता हुए और इनमें से अक्सर नाफरमान रहे। अल्लाह हमें नाफरमान नस्लें पीछे छोड़ने अल्लाह ना बना के छोड़ना, क्योंकि फिर नस्लें डूब जाती हैं जब इल्म का पानी उनको ना दिया जाए, और ख्वाहिशों का पानी इतना हो कि फिर वो हजरत नूह के बेटे की तरह डूबने लग जाती हैं, और इनमें से अक्सर तो नाफरमान रहे। और इस आयत में आपने देखा है कि कैसे, बल्कि अगली आयत भी साथ ही पढ़ लेते हैं फिर बात हो जाएगी। इनके बाद फिर भी हम अपने रसूलों को पैदर पे भेजते रहे, और इनके बाद ईसा इब्ने मरियम को भेजा और इन्हें इंजील अता फरमाई, और इनके मानने वालों के दिलों में शफकत और रहम पैदा कर दिया। हर रहबानियत चनी तरके दुनिया, गौर से सुनिएगा, आपका कॉन्सेप्ट सीधा होगा इधर इंशाल्लाह, क्योंकि आज जितनी दफा बात हुई अब दुनिया और कराहियतुल मौत, तो पता चले कि आप तो सड़क पे बैठ गए, अल्लाह ये नहीं चाहता आपसे। रहबानियत चनी तरके दुनिया, तो इन लोगों ने अस खुद ईजाद कर ली थी, हमने इन पर इसे वाजिब न किया था सिवाय अल्लाह की रजा जोई के, सो उन्होंने इसकी पूरी रियायत न की, फिर भी हमने इनमें से जो ईमान लाए ने इनका अजर दिया, और इनमें ज्यादा लोग नाफरमान थे। तो देखिए आयत 27 में अलकल्ब रऊफ रहीम, राफत और रहमा की बात है, रिक्कत कल्बी अल्लाह की नेमत है, दुआ कीजिए आज दिल नरम हो जाए। एक दूसरे से प्यार मोहब्बत करने वाले रकीकुल कल्ब होते हैं, खलके खुदा के लिए रहीम और शफीक होते हैं, हमदर्दी के साथ लोगों की खिदमत करने वाले होते हैं। अल्लाह हमारे दिलों में रौफत और रहमत डाल दे। पारा पूरा कर लेते हैं फिर बात कर लेंगे चंद जुमलों में। 28 से 29, ईमान और तकवा वालों के लिए रहमत के दोहरे हिस्से, खुश हो जाइए, आपके लिए खुशखबरी है। ऐ लोगों, जो ईमान लाए हो अल्लाह से डरते रहा करो और इसके रसूल पर ईमान लाओ, अल्लाह तुम्हें अपनी रहमत का दोहरा हिस्सा देगा और तुम्हें नूर देगा जिसकी रोशनी में तुम चलो फिरोगे, और तुम्हारे गुनाह भी माफ फरमा देगा, अल्लाह बख्शने वाला मेहरबान है। दुआ करें अल्लाह जिंदगी में नूरुल कुरान दे दे, और आखिरत में हमें नूर है कौन सा नूर दे दे, जो पुलसरात पे काम आएगा। ये इसलिए कि अहले किताब जान लें कि अल्लाह के फजल के किसी हिस्से पर भी इन्हें इख्तियार नहीं, और ये कि सारा फजल अल्लाह ही के हाथ में है, वो जिसे चाहे दे, और अल्लाह ही बड़े फजल वाला है। क्या पता चला इन आयात में, आई 26 से ऑनवर्ड रहबानियत की बात थी, तो जरा सा समझिए, मुझे दो तीन मिनट, एक दो मिनट दे दें, दो नहीं बल्कि एक मिनट इंशाल्लाह। रहबानियत दीन के तकाजों से फरार की राह है, याद रखिये तरके दुनिया मतलूब नहीं है, इसी दुनिया में रह के, इन्हीं घरों में रह के, इन्हीं शोहरों और इन्हीं बीवियों और बच्चों के साथ रहकर, सबको साथ लगाकर अल्लाह के दीन की खिदमत करना ये मतलूब है। ये नहीं कि शादियां न करो या घर छोड़ दो या बीवी बच्चों को छोड़कर इधर से उधर चले जाओ और बीवियां सबको छोड़कर बाहर निकली हुई हैं दीन की खिदमत करने, ये मतलूब नहीं है। अल्लाह ताला से दुआ है कि वो हमें सच्ची रहमानियत अता फरमाए, और वो दिल की रहमानियत है कि दुनिया हाथों में रहे, दिल में अल्लाह का प्यार रहे। और रह गई ये दुनिया, तो अलामा इकबाल कह गए, मौत को समझे हैं गाफिल इख्तिताम जिंदगी, है ये शाम जिंदगी सुबह दवा में जिंदगी, यानी मौत के बाद एक नई सुबह की को कहते हैं, ये मौत जो है ना ये अगली जिंदगी की सुबह है, और मेरा तरीक अमीरी नहीं फकीरी है, खुदी ना बेच, गरीबी में नाम पैदा कर। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।